मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऊजु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम أينما تكونوا يدرككم الموت ولو كنتم في بروج مشيدة وقال تعالى إن الدين عند الله الإسلام وقال تعالى ومن يبتغي غير الإسلام دينا فلن يقبل منه وهو في الآخرة من الخاسرين अल्लाह ताला ने हमें अपनी ताकत और कुदरत से पैदा किया। हमारी पैदाइश पर उसने मां की छातियों में हमारे लिए बेहतरीन ग़िज़ा का इंतज़ाम किया। फिर जब हम बड़े हुए तो उसने आसमान से बारिशें बरसाईं, फिर जमीन में उसने ऐसी ऐसी चीजें पैदा की हमारे खाने के लिए कि एक बीज हम जमीन में डालते हैं और उससे सैकड़ों फल पैदा हो जाते हैं। सिनवानु वगैरु सिनवानी युस्का बिमाइन वाहिद वनुफज्जिलु बाज़हा अला बाज़िन फिल उकुल। एक पानी, एक मिट्टी, एक गोबर, ये खुराक है और उससे पैदा कितनी मुख्तलिफ किस्म की चीजें हो रही हैं, खरबूजे, तरबूज, अनार, अंगूर, खजूर, गंदम, मकई, बीसियों किस्म की चीजें उससे पैदा हो रही हैं। ऐसे ऐसे करिश्मे हैं उसकी कुदरत के कि इंसानी अकल हैरान हो जाती है। उसी से फिर गोबर और घास और पानी के मिलाप से घास पैदा होती है, गोबर मिट्टी और पानी के मिलाप से घास पैदा होती है। उस घास को आप साइंसदानों के पास ले जाएं कि भाई इसमें कुछ चिकनाई या तेल का कतरा निकाल दो, वो कहते हैं भाई इसमें तेल है ही नहीं तो निकलेगा कहां से। लेकिन हमारा रब वो चारा जानवरों को खिलाता है, गाय को, बकरी को, भैंसों को, और थोड़ी देर में उससे चिकना और गाढ़ा दूध निकाल के हमारे सामने पेश कर देता है। उस दूध को जब हम गर्म करते हैं तो इतनी मोटी मलाई, और फिर जब हम उसे पकाते हैं, एक प्रोसेस से गुजारते हैं, तो इतना घी निकला उसमें से। हालांकि जो घास उस मशीन में डाली जा रही है उसमें घी के अलावा सब कुछ था, लेकिन अब उससे घी भी निकल रहा है। उसी घास से जानवर का खून पैदा हो रहा है जिससे उस जानवर को ईंधन का काम है, वो जानवर को एनर्जी दे रहा है, और उसी से गोबर भी पैदा हो रहा है। वो गोबर मिट्टी में जाके नाइट्रोजन पैदा करने का जरिया बनता है और दोबारा घास पैदा करने का जरिया बन जाता है। ये बेहतरीन एक साइकिल है, सिस्टम है। ये पूरी कायनात का जो निजाम है ना, ये एक सिस्टम है जिसको नाइट्रोजन साइकिल कहते हैं या चक्कर कहते हैं। आपने शायद बायोलॉजी में, जिन लोगों ने पढ़ के, नहीं पढ़ी सॉरी, कराची में पढ़ाई की बात बहुत ही अजीब सी लगती है। कराची में जब मैं किसी से पूछता हूं ना तो कि कौन सी क्लास में पढ़ते हो, तो मैं उससे ये नहीं पूछता कि कौन सी क्लास में पढ़ते हो, मैं ये पूछता हूं आजकल आप कौन सी क्लास में नहीं पढ़ रहे, क्योंकि जाके क्लास में पढ़ता तो कोई है नहीं। तो मैं उससे पूछता हूं आप आठवीं क्लास में नहीं पढ़ते हो या नवीं क्लास में नहीं पढ़ते हो, तो बताता कि मैं आठवीं में नहीं पढ़ता। इसका मतलब है आठवीं में लेकिन पढ़ता। तो कराची में कभी भी किसी से यह ना पूछा करें कि तुम कौन सी यूनिवर्सिटी में पढ़ते हो। हमेशा पूछने का स्टाइल यह होना चाहिए आजकल आप कौन सी यूनिवर्सिटी में नहीं पढ़ रहे, हमारे एक हदीस के उस्ताद थे, वो उनको सबक में टाइम ऐसा दिया गया, वो नींद आती थी उनको उस टाइम पे। तो एक छोटी सी किताब थी हदीस की उनके पास, जब वो आते तो वो बेचारों को नींद आ जाती ना। तो उस किताब के बारे में जब मुझसे कोई पूछता कि आपने वो किताब किस उस्ताद से पढ़ी है, तो मैं कहता कि हमने ये किताब फला उस्ताद से नहीं पढ़ी है। आई बस हमने ये किताब फला टीचर से नहीं पढ़ी है। उन्होंने कहा क्या मतलब, नहीं तो करोड़ों टीचर है, लाखों टीचर है जिनसे नहीं पढ़ी। तो मैं कहता था ये आते थे मगर हमने पढ़ी नहीं है इनसे। तो कराची में जब भी किसी से आप पूछे ना, तो ये ना पूछा करें कौन से कॉलेज में पढ़ते हो, कौन सी यूनिवर्सिटी में पढ़ते हो, कौन सी क्लास में पढ़ते हो। हमेशा ये पूछा करें कि कौन सी क्लास में नहीं पढ़ते हो, कौन सी यूनिवर्सिटी में नहीं पढ़ते हो। टीचर से भी ये पूछा पड़े करें, प्रोफेसर से भी, कि आजकल आप कौन से कॉलेज में नहीं पढ़ा रहे हैं, समझ रहे हैं। तो बायोलॉजी में आप लोगों ने नहीं पढ़ा होगा कि एक पूरा साइकिल है, एक पूरा क्या है, चक्कर है। बारिश का पानी समंदरों से उड़ता है, समंदरों से उड़ने के बाद पहाड़ों पे बरसता है और स्टोर भी हो जाता है बर्फ की शक्ल में, फिर वही पानी जमीन के अंदर भी जाता है। ऐसा ही है ना, कुओं की से हम निकालते हैं, चश्मों से निकालते हैं, हम पीते हैं, नहाते हैं, मुख्तलिफ काम है। किसी भी प्रोसेस में किसी भी तरह से वो पानी कहीं भी इस्तेमाल हो, बिल आखिर वो दोबारा फिल्टर होके पानी बनके वापस आसमान से जाके बरसना ही है उसने। जाया इस कायनात में कोई भी चीज, भाई ये इको खत्म करें, इस कायनात में कोई भी चीज जाया बोले नहीं होती, समझते हैं? जाया कुछ भी नहीं होता इस कायनात में, ये अल्लाह का एक अजीब सा निजाम है। अब सही हो गया ना। एक खरबूजे के बीज को हम जब जमीन में दफन करते हैं, अब ये चक्कर देखें अल्लाह ने कैसे चलाया हुआ है। जिसने कभी खरबूजा उगता हुआ ना देखा हो, फल फ्रूट कोई सूं समझ लें कि मिर्रीख से कोई मखलूक आई हमसे मिलने के लिए, फर्ज करने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है। मिर्रीख से कोई मखलूक आई, चांद से कोई मखलूक आई, हमने उसे दिखाया एक खरबूजे का बीज, हमने कहा आओ हम तुम्हें एक जादू दिखाते हैं। उसने कहा क्या जादू है, ये बीज है? हमने कहा देखो इसमें कलाकारी है भाई। हमने उस खरबूजे के बीज को डाल दिया जमीन के अंदर, वो फौरन कहेगा यार तुमने इसको दफन कर दिया तो ये तो खत्म हो जाएगा, प्लास्टिक के अलावा तमाम चीजें जमीन में जाके खत्म, इंसान खत्म हो जाते हैं। खरबूजे के बीज क्या चीज है भाई? कितने बड़े बड़े फंटर दुनिया में आए, जमीन में जाके बड़े हैं या खत्म हुए? कोई देखा आपने वसीम भाई को दफनाया तो 6 वसीम और निकल आए उसमें से, है भाई? सत्तार भाई को दफनाया तो 8-10 सत्तार भाई और निकल आए। जमीन में लोहा डालें आप, कॉपर डालें, सोना डालें, चांदी डालें, कुछ भी डालें, जमीन आहिस्ता आहिस्ता खा के खत्म। सिर्फ प्लास्टिक ऐसी चीज है जो बहुत 200-250 साल या पता नहीं 500 साल में भी जाके खत्म नहीं होती। लेकिन आपने एक ऐसा जादू दिखाया उसको कि आपने उसको कहा यार मैं एक चीज दिखाता हूं तुम्हें, खरबूजे का बीज आपने क्या कर दिया, उस गोबर और मिट्टी के अंदर डाल दिया। वो क्या कहेगा? वो कहेगा भाई इससे जैसे पूरे पूरे इंसान खत्म हो जाते हैं तो ये बीज भी क्या हो जाएगा, खत्म हो जाएगा। आपने कहा भी देखो जादू, थोड़े दिनों में उससे एक बारीक सी कोंपल निकली, वो जमीन के सीने को उसने फाड़ा, कितना भी सख्त हो लेकिन उसने उसको क्या कर दिया, इतनी सी मामूली से तने ने उस जमीन के सीने को फाड़ा और आहिस्ता आहिस्ता बड़ा होना शुरू हो गया। वो कह रहा है यार ये तो जादू बड़ा अजीब, इसको तो खत्म होने के बजाय क्या हो गया, ये तो बढ़ गया। तो आप उससे जवाब में कहेंगे बेटा अभी तो जादू की इब्तिदा है, अभी तो जादू शुरू है, देख होता क्या है आगे। अब वो बढ़ते 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 उसे जहां जगह मिल रही है ना, कहीं धागा नजर आया वो उस पर लिपटना शुरू, जैसे कोई पहाड़ पे चढ़ रहा हो ना ऐसे लिपटना, उसको ऊपर जाने ताकि सूरज की रोशनी मिले उसको, जहां उसको कोई जगह नजर आ रही है वो उस पर लिपटना शुरू। मरीख से आया हुआ बंदा कहेगा यार इसके पास दिमाग है क्या, है भाई, खोपड़ी तो कहीं नजर नहीं आ रही, ना इसकी आंखें है ना इसके कान है ना इसकी नाक है ना इसका दिल है ना इसका दिमाग है ना इसका जिगर है, तो ये कोपल को पता कैसे चला कि मैंने इसके गिर्द बेले ऐसे लिपटती हैं कि नहीं है, इसको कैसे पता चला कि लिपटना है। आप कहें भाई ये जादू है, अभी तो इब्तदाए इश्क है, आगे देख क्या होता है। वो मरीख से आया आदमी हैरान हो रहा है, मरीख का तो पता है ना, मरकरी, मरकरी बोलते हैं ना क्या, सॉरी मरकरी तो उसको बोलते हैं जो शुरू का है ना अतार्थ, हमने असल में उर्दू में याद किए थे, मरकरी किसको बोलते हैं आप खुद सोच लेना, हमने भी नहीं पढ़ा ना हमने ये सब चीजें नाइन्थ क्लास में नहीं पढ़ी, तो फिर भी गलती से कुछ पढ़ लिया तो याद रह गया, कोशिश तो पूरी यही थी कि यानी स्कूल का सिस्टम ऐसा था कि नहीं पढ़े। तो अब क्या है कि जनाब उसने कहा कि भाई ये कोई और सैयारा फर्ज कर लेते हैं जो आसान हो, कोई चांद, चांद सही है भाई, करीब भी है आना भी आसान है वहां से, जब एक ऐसी चीज फर्ज की जा सकती है जो आसानी से हो तो मरीख पे जाने की जरूरत क्या है हमें। तो अब क्या है कि उसने देखा कि यार ये बढ़ना शुरू, जहां उसको जगह मिलती है ना वो ऊपर की तरफ जा रही है, वो बेल जहां जगह मिले कोई धागा लटका दे वो उस पर, जैसे नहीं कोई रस्सी किसी ने फेंकी भी हो और आप ऊपर चढ़ने की कोशिश कर रहे हैं। कहेगा यार ये क्या जादू है यार, ये तो अकल में नहीं आ रहा, इसका दिमाग कहां से आया, इसके पास नजर तो आ नहीं रहा कहीं दिमाग, चलो मैं इसके सर को काट के देखता हूं। ऊपर से उसने उसके सर को काट दिया कि इसकी अगर कोई खोपड़ी है तो ये गायब हो जाए। सर को काटने से भी मसला हल नहीं हुआ, जो बचा है वो उसने लिपटना शुरू, ऊपर ऊपर के जा रहा है वो। उसके बाद क्या हुआ जी, वो बढ़ते 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 एक फूल पैदा हुआ उसके अंदर, दूसरा फूल, तीसरा फूल, खुशनुमा खूबसूरत कलरफुल फूल पैदा होना शुरू हो गए उसके अंदर, इतने खूबसूरत फूल, उसमें खुशबू भी है अट्रैक्शन भी है। अब वो जो बंदा चांद से आया वो कहेगा यार ये क्या जादू है, इतनी खूबसूरत चीज ये कौन डिजाइन कर रहा है बैठ के, इसमें ये कौन इसमें कलर भर रहा है, हमें तो कोई बंदा नजर नहीं आ रहा, और ये क्यों भर रहा है इसमें कलर, इसका मकसद क्या है। आप कहें अभी सबर कर, तुझे नजर नहीं आ रहा ना ये कौन कर रहा है, आप कहें ये ऑटोमेटिकली हो रहा है खुद ब खुद, ये जादू है ये खुद ब खुद हो रहा है, और अभी जादू शुरू नहीं हुआ, अभी तो होगा आगे चल। क्या हुआ कि जी वो जब खूबसूरत फूल बने तो उन्होंने तितलियों को कीड़े मकोड़ों को अपनी तरफ अट्रैक्ट करना शुरू कर दिया, तितलियां बैठ रही हैं उन फूलों पे, कीड़े मकोड़े आ रहे हैं, मक्खियां आ रही हैं, नतीजा क्या निकला कि फूल के ऊपर जो दाने होते हैं उन तितलियां जब एक फूल पे बैठती हैं तो नर दाने उनके पांव पे चिपक जाते हैं, जब दूसरे फूल पे बैठती हैं वहां मादा दाने होते हैं तो नर और मादा फूलों का इस तरह से मिलाप शुरू, जिन्होंने बायोलॉजी नहीं पढ़ी उनको खूब अच्छी तरह समझ में आ रहा होगा, ऐसे ही होता है ना फूलों का मिलाप, परिंदों के जरिए, हवाओं के जरिए, तितलियों के जरिए। अब जब ये मिलाप होना शुरू हुआ वो चांद से आया हुआ इंसान देख रहा है यार ये हो क्या रहा है, ये तितलियां क्यों बैठ रही हैं, इत्तेफाक से हो रहा है, कहेगा नहीं इसका एक रिजल्ट निकलेगा, अभी एक नतीजा जाहिर होगा इसका। फिर जनाब आहिस्ता आहिस्ता क्या हुआ, जब उन तितलियों का के जरिए नर मादा फूलों का मिलाप हुआ तो फूल झड़ना शुरू, नीचे से एक कच्चा सा फल पैदा होना शुरू हो गया। वो कह रहा है यार ये क्या ड्रामा हो रहा है भाई, ये कैसे हो रहा है। उन्होंने कहा भाई अभी जादू तू देख होता क्या है, तू समझ रहा था इसको हम जमीन में डालेंगे, जैसे मुर्दों को जमीन में डाला मुर्दे खत्म हो गए, लोहे को जमीन में डाला लोहा खत्म हो गया, सोने को जमीन में डाला सोना खत्म हो गया, तो इतना सा बीज भी खत्म होगा, ना 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 अभी देख होता क्या है इसमें। अचानक वो कच्चा सा फल बढ़ते 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 उसमें पीला रंग पैदा हुआ, खुशबू पैदा हुई, पूरा एक खरबूजा निकल आया, और एक नहीं सैकड़ों। बताओ वो चांद से आया हुआ इंसान हैरान होगा कि नहीं होगा, हम इसलिए नहीं होते कि हम सुबह शाम खरबूजे खा रहे हैं, देख रहे हैं, आदि हो गए हैं, वो चांद से आया हुआ इंसान की खोपड़ी घूमेगी कि नहीं घूमेगी कि यार ये हो क्या रहा है यार। आप कहें अभी सबर कर, अभी तो जादू शुरू हुआ है, अभी देख होता क्या है। उसने वो खरबूजा तोड़ा और काटा तो जो बीज अंदर डाला था उस जैसे सैकड़ों बीज इसके अंदर मौजूद, और हर बीज में सैकड़ों फल पैदा करने की सलाहियत मौजूद है। इस बात को कुरान बयान करता है, वन नजमु वशजरु यसजुदान, बेले और दरख्त खुदा के हुक्म के आगे सजदा किए हुए हैं। जैसे जैसे खुदा इनको ऑर्डर कर रहा है ये अपनी ड्यूटी पूरी कर रहे हैं। खुदा की कसम ये किसी इत्तिफाक का नतीजा नहीं हो सकता। जालिका तकदीरुल अजीज अल अलीम, कुरान कहता है पूरी कायनात में जो तुम्हें एक जबरदस्त किस्म की मैनेजमेंट नजर आ रही है ये किसी इत्तिफाकी वाकये का नतीजा नहीं हो सकती। ये डार्विन के नजरिए की थ्योरी का रिजल्ट नहीं है। ये जो खुदा के मुनकर जो इस साइंस जो कहते हैं कि ये ऐसे हुआ फिर ऐसे हुआ ये सब झूठ बोलते हैं। इतनी जबरदस्त प्लानिंग और ऐसा एक साइकिल जो एक बना हुआ है, ये ऐसे खरबूजे के बीज के अंदर जो ऐसे सॉफ्टवेयर इंस्टॉल हो गए हैं ये खुद ब खुद इंस्टॉल नहीं हो सकते। ये ऐसे सॉफ्टवेयर ही तो है ना, जो आपने जमीन में डाला तो पूरा खरबूजा निकल आया उससे, और आज से नहीं हजारों साल से ये अमल होता चला आ रहा है और खत्म होने का नाम नहीं ले रहा। तो कुरान कहता है जालिका तकदीर, ये तकदीर अरबी में कहते हैं मैनेजमेंट को, इंतजाम को, नज्म व ज़ब्त को। तो ये तकदीर है, तकदीर का मतलब ये बाकायदा नज़म है और ये इत्तिफाक से ये नज़म वजूद में नहीं आ गया। ये कैसे है अल्लाह, साइंसदानों से आप सवाल पूछेंगे वो कहेंगे हमें नहीं पता कैसे वजूद में आ गया। वो तो फेंकते रहेंगे ना बैठ के, क्योंकि खुदा को तो मानना ही नहीं है। जब खुदा को डिक्शनरी से निकाला तो फर्ज, जैसे मैंने अभी चांद से फर्ज कर लिया ना बंदा आया, हालांकि आ सकता है क्या? क्या हो गया भाई, तो जवाब तो दो ना यार। मैं क्या, आप लोग भी यहां नहीं, जैसे नहीं पढ़ने कराची में स्कूल में नहीं पढ़ते तो बयान भी नहीं सुनते क्या? तो बयान तो सुन लो ना भाई। तो मैंने जैसे चांद से बंदे को बुलाया, फर्ज करने की हद तक ठीक है, लेकिन ओरिजिनल में ऐसा नहीं होता। जब भी कोई बंदा आपसे मिलने के लिए कहां से आया, वो कहे मैं चांद से आया, बोला भाई मजाक का वक्त नहीं है, अभी कुछ सीरियस बात करो यार। वो कहे मैं सच्ची मुच्ची में चांद से आया हूं, आपका यार तू छोड़ दे यार, कोई और बात कर। तीसरी चौथी दफा की आप बोलोगे दफा हो यार, मेरा टाइम जाया ना कर, यही होगा ना। वो कहे कि फर्ज करने में, क्या फर्ज करने में गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है, तो फर्ज तो मुफ्ती साहब ने भी बयान में किया, तो फिर चांद क्या, तू सातवें आसमान से आया फिर ये फर्ज कर ले। वो एक आदमी ने अपनी बीवी से कहा ना, एक औरत ने अपने शोहर से कहा कि मैंने सोचा है कि मेरे जहन में ख्याल आया है कि हम स्विट्जरलैंड चलते हैं, आप बताएं कितना खर्चा होगा, जहन में ख्याल आया। तो उसने कहा कोई खर्चा नहीं है। तो बड़ी खुश हुई कि क्यों भाई, कोई खर्चा क्यों नहीं है ना, ख्याल आने से कोई पैसे खर्च नहीं होते। अगर आपके जहन में स्विट्जरलैंड का ख्याल आया है तो इस पर कोई पैसे खर्च नहीं होते। तो साइंसदानों ने, बहुत सारों ने कह दिया कि इस तरह से वजूद में आई है। वो कहते हैं साबित नहीं किया उन्होंने कि हकीकत में ऐसा हुआ है, वो कहते हैं शायद ऐसा हुआ हो, तो शायद ऐसा मुमकिन बोलो नहीं है। मैं अक्सर एक मिसाल देता हूं, साइकिल की दो गरारियां, एक साइकिल है ना, साइकिल को साइकिल क्यों कहते हैं, इसलिए कि उसमें भी एक चक्कर है ना। आप पैडल पे पांव मारते हैं, उसकी वजह से अगली गरारी घूमती है, अगली गरारी घूमने से चेन हरकत में आती है, चेन हरकत में आती है तो पिछली गरारी घूमती है, पिछली गरारी घूमती है तो पहिया घूमता है, पहिया घूमता है तो आप आगे की तरफ चलते हैं, फिर पैडल, अगला पैडल मारना आसान क्योंकि मूव तो हो चुके हैं आप। ये पूरी गरारियों को बाकायदा एडजस्ट किया है ना। अगर कोई पागल उठ के कहे कि ये जो साइकिल की दो गरारियां और बीच में चेन, और जब आप पैडल घुमाते हैं तो ये गरारी घूमती है, फिर यूं होता है, फिर पहिया घूमता है, फिर आप आगे चलते हैं, ये करोड़ों खरबों साल में ऑटोमेटिकली इत्तेफाक से ये गरारियां आपस में इस तरह से एडजस्ट हो गई हैं, आप कहोगे भाई फेंक दो, फेंकने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं है, बड़े बड़े फेंकू गुजरे, एक और फेंकू आ गया तो कोई मसला नहीं है, यही कहोगे ना उसको। अब आप कहेंगे नहीं, वो चूंकि आइंस्टाइन ने कहा था या न्यूटन ने कहा था या डार्विन ने कहा था, इतना पढ़ा लिखा है, उसने कहा था कि दो गरारियां ऐसे फिट हो गई और ऐसे चेन फिट हो गई और ऐसे पहिया फिट हो गया तो यूं धकेलते हैं, तो उसका एक नतीजा वजूद में आ रहा है कि हम सफर कर रहे हैं। हम कहेंगे भाई ये नेचर को कैसे पता चल गया कि यूं करके आपस में जुड़ना है ताकि बंदा उसमें वसीम भाई बैठेंगे फिर पैडल घुमाएंगे तो नेचर में जो इत्तेफाक से चीजें वजूद में आती हैं उनमें कोई रब थोड़ी होता है, उनमें कोई रब थोड़ी होता है। जैसे बादलों में इत्तेफाक से कोई बंदा बना हुआ नजर आता है ना, तो हम फर्ज कर लेते हैं ये भालू जा रहा है। अब वो थोड़ा थोड़ा भालू जैसा लगेगा, ऐसा नहीं होगा कि पूरी दुम हो, सच्ची मुच्ची का पूरी आंखें भी हो और फिर जनाब वो खाना भी खा रहा हो, क्योंकि बादलों में जो शक्लें बनती हैं वो खुद इत्तेफाक से बन जाती हैं, तो वो देखने में भालू भालू सा लगेगा लेकिन सच्ची मुच्ची का भालू नहीं बन सकता। तो सच्ची मुच्ची का हकीकत में भालू बनेगा नहीं जब तक कोई बनाने वाला होगा नहीं। तो मैं आपसे एक सवाल पूछता हूं कि ये साइकिल ऑटोमेटिकली वजूद में नहीं आ सकती, तो ये जो एक साइकिल है कि इतना पेचीदा साइकिल के एक खरबूजे के बीज को जमीन में डालते हैं उगना शुरू और फिर एक टाइम पे उसकी उसकी जनाब एक खास वक्त पे जाके उसमें फूल पैदा होना शुरू, वो फूल भी ना पहले पैदा हो रहा है ना बाद में, उस फूल का भी एक मकसद है, उसका मकसद है तितलियों को अट्रैक्ट करना, फिर उन तितलियों का उसकी तरफ जाने का भी एक मकसद है जो तितलियों को भी पता नहीं होता कि मैं क्यों जा रही हूं, वो समझ रही है मैं तो इसलिए जा रही हूं कि फूल है भाई बड़ा खुशबूदार है, लेकिन उसके पीछे कुदरत एक काम करवा रही है तितलियों से कीड़े मकोड़ों से, वो काम क्या है खरबूजे पैदा करने के प्रोसेस को तेज कर देना और उसके नतीजे में वो पैदा हो रहा है, पैदा होके वही बीज उसके अंदर, फिर उसी बीज में। ये साइकिल इस आम साइकिल से ज्यादा पेचीदा निजाम है, खरबों अरबों साल गुजर जाए खुदा की कसम ये साइकिल इत्तेफाक से वजूद में नहीं आ सकता। आप कहेंगे मुफ्ती साहब आप हमें क्या खुदा का वजूद समझाने के लिए आए, हम पहले ही मानते हैं कि अल्लाह है, नहीं मानते अल्लाह है, मसला सारा ही है, ऊपर ऊपर से सब कहते हैं अल्लाह है, कोई कायनात का खालिक है, लेकिन जो उसके तकाजे पूरे नहीं हो रहे, तो ये कहने में क्या जाता है कि मैं अल्लाह को मानता हूं। ये तो अबू जहल ने भी कहा था, मैं अल्लाह को कहा था ना उसने, मैं मानता हूं अल्लाह को। कुरान ने कहा वला इंसालता हूं मन खलक अस्समावाति वल अर्ध लयकूलुन अल्लाह, जब इनसे पूछा जाता है कि कौन है जिसने आसमानों और जमीनों को बनाया, तो सब बयक जबान होके कहते हैं कि अल्लाह ने। मुशरिकीन और अरब जो थे वो खुदा के वजूद के भी कायल थे और उसका नाम भी वही बयान करते हैं जो इस्लाम ने बताया, उसको वो अल्लाह भी कहते थे, मगर उनकी बख्शिश नहीं हुई। समझते हैं कि नहीं समझते हैं? ये जो चूजे से अंडे से जो चूजा निकलता है ना, अंडे से क्या निकलता है चूजा, यही रिपोर्ट है ना, अंडे से ही निकलता है ना चूजा, कोई ऐसे ही जदीद तहकीक में इसके खिलाफ कोई नई रिपोर्ट सामने आई हो। कितना अजीब अमल है, 21 दिन के बाद वो जब इतना मोटा हॉल होता है उसका, आपने वो कहा कि या जर्दी और सफेदी के मिलाप से ये हुआ फिर ये हुआ, ये ऑटोमेटिकली खुद बखुद होते होते चूजा बन गया। बड़ा एक साइंस के लिए चैलेंज था ये सवाल हमेशा से, आप पढ़ें गोरों की किताबों में आपको मिलेगा कि यार ये बन तो गया, ये 21वें दिन चोंच मार के निकल कैसे जाता है, ये इतने मजबूत हॉल को इतना सा अंदर से ये तोड़ता कैसे है। इसका जवाब जब पादरियों से पूछा गया, उन्होंने कहा खुदा तोड़ता है। उन्होंने क्या कहा, जब यूरोप में जब ईसाइयत का उरूज था ना, तो उन्होंने क्या कहा कि ये हॉल कौन तोड़ता है, खुदा। साइंसदानों ने जब खुदा का इंकार किया ना, तो उन्होंने कहा अब हमने दरियाफ्त कर लिया ये हॉल कैसे टूटता है। ये हॉल ऐसे टूटता है कि असल में 21वें दिन बच्चे के चोंच पे एक छोटा सा सींग पैदा होता है, नोकीला बड़ा सख्त, तो उससे ये टूटता है। ये खुदा नहीं तोड़ रहा छिलका, बल्कि ये क्या हो रहा है, वो जो सींग है ना मामूली सख्त, वो सींग जो है उस वो चूजा इसको मारता है और वो हॉल टूट जाता है। तो खुदा थोड़ी कर रही है, ये तो साइंस ने साबित कर दिया कि ये तो इसके अंदर एक सींग पैदा होता है और वो तोड़ देता है और वो सींग दो चार दिन में गायब भी हो जाता है। कुरान इसी का जवाब दे रहा है कि कमबख्तो वो सींग 21वें दिन ही क्यों पैदा हो रहा है भाई, आप लोग की समझ में नहीं आ रहा तो साइंसदानों की समझ में कहां से आएगा। सवाल पैदा यह होता है कि वो सींग 21वें दिन क्यों पैदा हो रहा है, और पैदा होने के बाद जब वो अंडे के खोल को तोड़ता है तो फिर वो सींग खत्म क्यों हो जाता है। ऐसी जबरदस्त मैनेजमेंट कि वो पैदा भी टाइम पे हो रहा है और जब उसकी जरूरत खत्म हो तो वो मार्केट से शॉर्ट भी हो रहा है। इसको कुरान कहता है कि जालिका तकदीर, ये जो मैनेजमेंट है ना मैनेजमेंट, कुरान अपने वजूद को अपनी कुदरत को साबित करने के लिए सिर्फ कायनात की तखलीक का हवाला नहीं देता, इसकी मैनेजमेंट का, कि हर काम टाइम पे क्यों हो रहा है, हर काम एक दूसरे से लिंक क्यों है, ये कैसे पॉसिबल है? तो कुदरत उस चूजे को एक छोटा सा सींग देती है नुकीला, वो उससे खोल को तोड़ता है और उस मजबूत अंडे के खोल से फिर आहिस्ता आहिस्ता बाहर निकल जाता है। बाहर निकलते ही पहले दिन उसे अपने दोस्त का भी पता और दुश्मन का भी पता, हालांकि उसने किसी यूनिवर्सिटी में कोई वर्कशॉप नहीं की ना कोई लेक्चर लिया उसने। चूजा पहले दिन अपनी मां को पहचानता है, ये मेरी अम्मा है, और बिल्ली आ जाएगी फौरन उसके तेवर बदल जाएंगे, उसको पता है कि ये मेरा दुश्मन है। इंसान का बच्चा ये चीजें नहीं पहचानता, क्यों? उसकी सेफ्टी के लिए उसके मां बाप हैं, अल्लाह ने ये इंतजाम किया उसकी सेफ्टी का। इसकी सेफ्टी मुर्गी तो करेगी लेकिन इतनी ज्यादा नहीं कर सकती, लिहाजा अल्लाह ने इसको भी शऊर दिया इतना कि दोस्त का फर्क और दुश्मन का फर्क ये कर सके। तो ये जो कायनात में मेरे भाई हमें मैनेजमेंट नजर आती है, कुरान का ये दावा है अल अजीज, ये एक ऐसी जात की तरफ से मैनेजमेंट है कि जिसमें दो सिफात का होना जरूरी है। जब तक वो दो सिफात किसी शख्सियत में नहीं होती तो ये काम हो नहीं सकता। दो सिफात क्या है? देखें, किसी भी कंपनी में आपको बड़ी जबरदस्त मैनेजमेंट नजर आ रही हो ना कि सब काम टाइम पे हो रहे हैं, बॉस का कमरा अपनी अलग रखा हुआ है, वो बॉस के आने से आधा घंटा पहले एसी ऑन कर दिया जाता है, फिर उनकी चेयर रखी हुई है, फिर चाय का इंतजाम, नाश्ते का इंतजाम, और सारे एम्प्लॉयज अपनी जगह तमीज से, कुछ इस तरह की कंपनियां होती है ना, सबको सैलरी टाइम पे मिल रही है, तो ये इसकी अलामत होती है। यार ये जो कंपनी का मालिक है ना, ये मैनेजर है, एक तो इसके पास नॉलेज है कि किसकी नीड क्या है, किसकी जरूरत क्या है, दूसरा पावरफुल भी है, इसकी चलती भी है, यही है ना भाई। बाज दफा आपके पास नॉलेज बहुत होती है, आपको पता है ये होना चाहिए, बस चाहिए चाहिए कि हद तक आप मशवरा दे रहे होते हैं, होता होता कुछ भी नहीं है। जैसे हम कहते हैं चार शादियां होनी चाहिए, तो कहता ही हूं, हो थोड़ी रही है, क्योंकि मेरे पास डंडा तो है नहीं जो मैं चलाना शुरू कर दूं। नॉलेज है कि भाई ये होनी चाहिए, होनी क्यों नहीं रही कि मैं हुकूमत में थोड़ी हूं। बाज दफा आपके पास पावर होती है, ताकत होती है, नॉलेज नहीं होती, उससे भी निजाम दरहम बरहम हो जाता है, बल्कि और बर्बाद हो जाता है। जैसे जालिम बादशाह मुसल्लत हो जाते हैं, जालिम हुक्मरान, पावर बहुत है, खोपड़ी है ही नहीं उनकी, उनको पता ही नहीं कि क्या कानून पास करना है क्या नहीं करना, तो नतीजा क्या निकलता है, मुल्क का बेड़ा गर्क हो जाता है। तो अल्लाह ताला फरमाते हैं इस कायनात में तुम्हें ऐसी जबरदस्त मैनेजमेंट नजर आएगी, तो ये इसकी अलामत है कि जो इस कायनात को बनाने वाला और चलाने वाला है अल अजीज, पावरफुल भी है, और अल अलीम, उसका इल्म भी कामिल, की रोशनी में इस कायनात का एक बेहतरीन निजाम को बनाया है, क्रिएट किया उसने। तो पहले तो अपना ईमान आप मजबूत करें कि हम बने नहीं हैं बल्कि हम बनाए गए, ये खुद ब खुद कुछ भी नहीं हो रहा। दूसरी बात ये कि देखो आज दुनिया में हर एक के हुकूक की आवाज उठाई जा रही है, घरों में भी, यूनिवर्सिटियों में भी, स्कूलों में भी, इदारों में भी, यूनाइटेड नेशन की तरफ से भी आवाज उठाई जाती है, इंसानी हुकूक, इंसानी हुकूक, ह्यूमन राइट्स, ह्यूमन राइट्स, विमेन राइट्स, फलाने के राइट्स, बिल्ली के राइट्स, कुत्तों के राइट्स, परिंदों के राइट्स, है ना सबके। कराची में जितने कुत्तों के हुकूक हैं, इंसानों के इतने हुकूक नहीं है। जिस तरह से रोज गलियों में इंसान मर रहे हैं ना डाकुओं के हाथों, कुत्ता मारने पर पाबंदी है, ये लॉ है, आज आप कुत्ता नहीं मार सकते, एनजीओ आ जाएंगे आपको, आप बोलेंगे आप तो मरना तो आपको चाहिए था, आपने कुत्ता क्यों मारा। जो सिस्टम चल रहा है वो इसी तरह का चल रहा है। तो फिर कुत्ता मार के फेंके कहां आदमी, ये एक बड़ा मसला है। तो अब मुझे एक बात बताओ, अल्लाह सबसे पहले किसके हुकूक बयान करता है? अपने हुकूक। आज हमारे तालीमी इदारों से, हमारे घरों से अगर किसी का हक निकल रहा है ना, तो वो कौन है? अल्लाह। मां बाप औलाद को अपने हुकूक सिखाते हैं, शौहर बेगम को हमेशा ये ताने देता रहता है बात बात पे कि मैं तुम्हारा शौहर हूं, बेगम साहिबा बात बात पे ये ताने देती रहती हैं मैं आपकी वाइफ हूं। जब वो आपका मोबाइल झांक रही होगी, आप कहोगे ना क्यों देख रही हो, तो वो फौरन जवाब में क्या कहेगी, क्या मैं तुम्हारी बीवी नहीं हूं? जब आप उसे कोई ऑर्डर देंगे, चाय बनाओ, वो कहे भाई मैं नहीं बना रही, तो आप फौरन क्या कहेंगे, क्या मैं तुम्हारा शौहर नहीं हूं, मेरी बात मानो तुम। तो شوہر بیوی کو اپنے حقوق، بیوی شوہر کو اپنے حقوق، اما ابا اولاد کو اپنے حقوق، اولاد اما ابا کو اپنے حقوق. ابا آپ میرے ابا نہیں ہیں. کچھ دن پہلے ایک صاحب ملے کہنے لگے یار میرے ابا نے تو میرے لیے وراثت ہی نہیں بنائی، میرے ابا نے میرے لیے وراثت ہی نہیں بنائی، جو کمایا کھا لیا کھلا دیا کچھ نہیں بنایا ابا نے. تو میں نے کہا آپ کے ابا کی وجہ سے آپ پیدا ہو گئے اور آپ کے ابا نے آپ کو چھت دے دی، تحفظ دے دی اور کھلا پلا کے اتنا بڑا کر دیا، تو ابا کے فی الحال اتنے ہی حقوق ہیں اسلام میں، اس سے زیادہ حقوق وہ باقی غریبی ہیں. وراثت بنا دیں جائیداد بنا دیں غریبی ہے، غریبی پہ لڑا نہیں جا سکتا. سمجھتے ہو کہ نہیں سمجھتے؟ وہ بنائے وراثت نہ بنائے یہ ان کا ہیڈ ایک ہے، یہ آپ کا ہیڈ ایک نہیں ہے. تو اولاد اپنے حقوق، والدین اپنے حقوق، رشتے دار ایک دوسرے کو تانے دیتے ہیں کہ ہم رشتے دار ہیں کہ ہمارے کوئی حق نہیں ہے، اور ریاست اپنے حقوق بیان کرتی ہے، حکومتیں اپنے حقوق کہ عوام کو بھئی اس قانون کی پابندی کرو، ٹیکس دو ٹائم پہ، ہمارے حقوق ہیں. ہم حکومت سے احتجاج کرتے ہیں ہمیں کس کے حقوق دو، ہمارے حقوق دو. تو ہر ایک کے حقوق ہیں. ہماری ڈکشنری سے سب سے زیادہ اگر کسی کا حق بھلایا گیا ہے تو وہ کون ہے؟ اللہ. کوئی آپ نے تنظیم دیکھی جو اللہ کے حقوق پر آواز اٹھاتی ہو؟ ہے بھائی بولو نا، کوئی رجسٹرڈ تنظیم ہو جو اللہ کے حق کو زندہ کرنے کی کوشش کر رہی ہو، کوئی دیکھی آپ نے؟ یہ تو مولویوں کا کام سمجھا جانے لگا ہے کہ مولانا لوگ آئیں گے اللہ اللہ کچھ سکھا کے چلے جائیں گے، یا تبلیغ جماعت والے آئیں گے، یا کچھ بزرگان دین آئیں گے. تو بھائی یہ مولوی لوگ یا تبلیغی حضرات یا مدرسے والے یا خانقاہ والے اللہ کے حقوق بیان کرتے اگر صرف اللہ ان کو کھلا رہا ہوتا، خربوزہ اللہ نے ان کے لیے پیدا کیا ہوتا، آم ناشپاتی اللہ نے ان کے لیے پیدا کیے ہوتے، اللہ نے جو ہے اولاد کی نعمت صرف ان کو دی ہوتی، اور اللہ آسمان سے بارشیں صرف مولویوں کے لیے برساتا، صرف تبلیغ میں رائےوند میں بارش ہوتی، باقی کہیں بھی دنیا میں بارش نہیں ہوتی، اور زمین سے جو مختلف قسم کی نباتات پیدا ہو رہی ہیں یہ صرف مولویوں کے لیے ہوتی، اور جو گوشت مچھلی اور انڈے منڈے جو ہم کھائے جا رہے ہیں پتہ نہیں کتنی بیسیوں قسم کی نعمتیں جو انسان کھا رہا ہے. قرآن کے الفاظ دیکھو، وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ وَحَمَلْنَاهُمْ فِي الْبَرِّ وَالْبَحْرِ وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ وَفَضَّلْنَاهُمْ عَلَى كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا. اللہ فرماتے ہیں البتہ تحقیق ہم نے بنی آدم کو بڑی عزت دی ہے. کرمنا تکریم، ایک ہے اکرام ایک ہے تکریم، تکریم اکرام سے اوپر کا درجہ ہے. دیکھو آپ جب کسی کو کھلاتے ہیں تو اس کھلانے کے تین درجات ہوتے ہیں. ایک تو اس کو فقیر سمجھ کے بھیک دے رہے ہیں آپ، یہ لے روٹی وہاں بیٹھ کے کھا لے، یہ بھی احسان ہے آپ کا. ایک ہوتا ہے کہ آپ اس کی ضرورت پوری کر رہے ہیں، نہ توہین مقصد ہے نہ اس کا اکرام. جیسے بڑے بھائی نے قرضہ مانگا آپ سے، پیسے مانگے، آپ بھکاری سمجھ کے نہیں دیتے لیکن کوئی عزت بھی آپ کی نیت نہیں ہے، ایسے ہی ہے نا کہ بس ٹھیک ہے ضرورت ہے تو بھائی یہ تو ضرورت پوری کرنی ہے، یہ دوسرا درجہ ہو گیا. تیسرا درجہ ہے کسی کو عزت دینے کے لیے آپ اسے کوئی گفٹ دیتے ہیں کہ ایکسکیوز می سر، یہ میں آپ کے لیے عطر کی مثال نہیں دوں گا کیونکہ میرے پاس پورا بورا بھرا ہوا عطر کا نا، ایکسکیوز می میں یہ آپ کے لیے کچھ ہدیہ لے کر آیا ہوں. بیان میں ان چیزوں کا بڑا خیال کر رہا ہوتا ہوں کہ یہ میں آپ کے لیے گفٹ لے کر آ جاؤں، کوئی عطر کے علاوہ کوئی مثال ہی ذہن میں نہیں آ رہی، چلیں عطر ہی فرض کر لیتے ہیں. فرض کرنے پر تو چاند سے جب آ سکتا ہے بندہ، تو عطر کی مثال کیوں فرض نہیں کی جا سکتی؟ کہ یہ میں آپ کے لیے اگر آپ قبول کر لیں گے تو آپ کی نوازش. اگلا قبول کرتا ہے شکریہ آپ اس کا ادا کر رہے ہوتے ہیں کہ بڑی نوازش جی آپ نے ہمارا یہ گفٹ قبول کر لیا. اس کو کیا کہتے ہیں؟ کہ آپ اس پر احسان بھی کر رہے ہو لیکن اکرام کر رہے ہو، عزت دے رہے ہو، رسپیکٹ کر رہے ہو اس کی. جب کسی کی دعوت کی جاتی ہے تو اس میں اس کو عزت دی جاتی ہے نا. تبھی میں لوگوں سے یہ کہتا ہوں کہ ماں باپ کو جب آپ کھلاتے پلاتے ہو نا تو اس میں اکرام کا عنصر ہونا چاہیے، ان کے ساتھ مدد کا عنصر نہیں ہونا چاہیے. اکثر میں نے اپنے ایک واقعہ بیان کیا ہے کہ جب میں نیا نیا یہاں نارتھ کراچی میں آیا امامت کے لیے، تو ایک صاحب ہر جمعرات کو میرے لیے کوفتوں کا سالن لے کے آتے تھے. اب واقعہ پرانا ہو گیا، ان کو نہیں پتا چلے گا کہ ان کی بات ہو رہی ہے. کوفتے کا سالن، وہ بڑا لذیذ سالن ہوتا تھا، ہم بھی من لیتے تھے اس کو، اور اتنا ہوتا تھا سارے گھر والے بیٹھ کے کھاتے تھے ہر جمعرات کو. ایک دن میں نے ویسے ہی ان سے پوچھا، میں نے کہا حضرت یہ آپ لاتے ہیں ماشاءاللہ، آپ کی محبت ہے قدر کرتا ہوں، تو مجھے بھی جمعرات سے خطرہ ہوا کہ کہیں ایسے نہیں مردے وردے کے ثواب وباب کے لیے تو نہیں پہنچا رہے کہیں یہ. تو میں نے کہا کہیں ایسا تو نہیں، آپ کے والد مرحوم کا بھی چند ماہ پہلے انتقال ہوا تھا تو ان کے ثواب کے لیے تو نہیں؟ انہوں نے کہا ہاں وہ ان کو ثواب پہنچانے کے لیے. میں نے کہا یار یہ اکرام ہوا، इकराम तो ना हुआ ना ये। मैंने कहा ये गरीबों को खिलाएं भाई, हम तो अल्लाह का दिया, हमारे पास सब कुछ है अल्हम्दुलिल्लाह, ये आप गरीबों को खिलाएं, आइंदा से हमारे घर ये ना लेकर आए। फिर मैंने मिसाल दी, मैंने कहा देखें आपने अपने अब्बा की दावत की, कोफ्ते पका के उनको खिलाए, अब्बा बड़े मजे से खा रहे हैं, तो अब्बा कहेंगे आज मेरे बेटे ने थोड़ा मेरी दावत की है, ख्याल किया है। अब्बा आपसे पूछने लगे बेटा तूने क्यों खिलाया, कहना अब्बा मैंने अपने मामू के इसाले सवाब के लिए आपको खिलाया, उनका इंतकाल हुआ था तो कोई मिल नहीं रहा था, मैंने कहा चलो आपको खिला के उनको, तो अब्बा को तौहीन महसूस होगी कि नहीं होगी। अब्बा कहेंगे मुझे इसलिए खिला कि मैं अब्बा हूं, इसलिए नहीं खिला कि तेरी नानी मर गई है, तेरे चाचा मर गए हैं। तो कुछ खाने तौहीन वाले होते हैं, कुछ खाने कौन से होते हैं, इकराम वाले होते हैं, जिससे आप सामने वाले को इज्जत दे रहे हैं। दावत का जो खाना है उसमें आप सामने वाले को इज्जत दे रहे हैं, वो कबूल करता है तो आप उसका शुक्रिया अदा करते हैं। आप वलीमे में किसी को बुलाते हैं तो उसका शुक्रिया, आपका बहुत बहुत शुक्रिया आप तशरीफ लाए, हालांकि वो फोड़ फाड़ के जा रहा होता है वहां पे, बेड़ा गर्क करके जा रहा होता है, लेकिन उल्टा आप उसका शुक्रिया अदा कर रहे हैं। तो कुरान क्या कहता है, वलकद करमना बनी आदम, हमने बनी आदम को जो खर्च किया ना, बनी आदम को जो दिया है, तो ये सारे हमारे फकीर, अंतुमुल फुकराउ इलल्लाह, कोई आम फकीर जो फटे पुराने कपड़ों में आता है वो हमारे सामने ऐसा फकीर नहीं होता जैसे हम अल्लाह के फकीर हैं। एक एक नेमत में उसके ऐसे मोहताज है कि जरा सी नजर हटा दे तो हमारा बेड़ा गर्क हो जाए, इतने फकीर है। लेकिन इसके बावजूद कुरान में अल्लाह क्या कहता है, मैंने बनी आदम को जो नेमतें दी हैं वो गोया मैं उसको इज्जत दे के ये नेमतें दे रहा हूं, ऐसे नहीं भिखारियों की तरह फेंक रहा मैं। वलकद करमना, लकद लाम ताकीद के लिए, कद ताकीद के लिए, अलबत्ता तहकीक जरूर भी जरूर, अकरमना नहीं करमना, तकरीम और इकराम में फर्क उलमा समझते हैं। बहुत रिस्पेक्ट दी है हमने इंसान को, बड़ी इज्जत दी है हमने इंसान को। वहमल्लाहुम फिल बर्री वल बहर, अल्लाह कैसे तूने हमें इज्जत दे दी, क्या किया भाई। अल्लाह कहते हैं तुम वाहिद मखलूक हो जिसको मैंने समंदर पे भी सवार किया, जिसको मैंने खुश्की पे भी सवार किया, समंदर भी तुम्हारे ताबे बना दिया और खुश्की भी तुम्हारे ताबे, पूरी रूए जमीन को मुसखर कर दिया तुम्हारे लिए। वरज़क़नाहुम मिन तय्यिबात, और हमने जो तुम्हारा रिस्क मुतय्यन किया वो पाकीजा चीजें हैं, पाकीजा। जानवर छीछड़े खा रहे होते हैं, मुर्दार खा रहे होते हैं, और एक ही किस्म की गिज़ा सारी जिंदगी खाते रहते हैं। इंसान की खुराक कितनी जबरदस्त, छिलका जानवरों को खिलाता है, अंदर का जो मगज है गूदा है वो खुद खाता है बैठ के। तभी हमारे हजरत कहते थे सेब का छिलका उतार के खाया करो। एक डॉक्टर ने कहा, छिलके हजरत ने उतारे सेब के, तो डॉक्टर ने कहा असल विटामिन तो इसमें है। हजरत फरमाइए आपके लिए, यह विटामिन कौन खाएगा? ये आप खाएं, हम सेब खाएंगे अंदर का। तो बादाम का ऊपर का छिलका हम निकाल के बकरियों को खिला देंगे और अंदर का मगज हम खाएंगे। केले का छिलका कौन खाएगा? बकरी, जिसमें जायका नहीं है। अंदर का मगज कौन खाएगा? हम खाएंगे। कीनू के छिलका उतार के हम बकरियों को खिलाएंगे और अंदर का जो रस भरा, जो उसका एक जायके वाला अंसर है, वो कौन खाएगा? वो हम खाएंगे। तो अल्लाह कहते हैं मैंने इसको बड़ी इज्जत दी, तय्यिबात पाकीजा चीजें। फिर वैरायटीज कितनी दी है, मीनत तय्यिबात में बहुत सारी किस्मों की रोजी दी हमने इसको। शेर सारी जिंदगी गोश्त ही खाता रहता है, वो कच्चा गोश्त। बकरियां सारी जिंदगी घास और कुछ पत्ते वत्ते खिला दें बस। इंसान गोश्त भी खाता है और सब्जियां भी खाता है, क्या ख्याल है भाई? ऐसा ही है ना, दोनों इसके जुज्वे बदन बनती हैं। और फिर सब्जियों की कितनी किस्में, लोबिया, दालें, पालक और मेथी, और वो तो आप किसी बेरे के पास जाए ना, क्या है, होटल में जाए ना, कैसी गर्दान पड़ना शुरू करता है ना, कैसी गर्दान पड़ना, ये भी है, 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 ये आदमी कहता है यार कंफ्यूज हो गया, दोबारा से बता भाई क्या है। तो बीच में से किसी चीज को पकड़ने की कोशिश करता है, यार यहां के ये ले आ जाके। मेन्यू में देखें ना कितनी चीजें लिखी हुई होती हैं, चाइनीज खाने अलग हैं, जैपनीज अलग हैं, अमेरिकन अलग हैं, इंडियन अलग हैं, तुर्की अलग हैं, हर एक का अपना टेस्ट। फिर गोश्त की कितनी किस्में, फिर उन किस्मों को इंसान पकाता, कबाब अलग, कोफ्ते का जायका अलग, चपली कबाब अलग, कबाब की बीसियों किस्में। शेर बेट बेचारा वो हजार साल पहले से जो खा रहा था वही आज भी वही खा रहा है। پھر بیسیوں قسم میں پھر وہ سیلڈ اور رائتا بنا کے اور مختلف قسم کے رائتے, پھر میٹھے کی بیسیوں قسمیں, لڈو الگ, لڈوؤں کی پتہ نہیں کتنی قسمیں ہیں. جب بھی رس گلے لڈو کا نام آتا ہے نا, مجھے ایک لطیفہ ضرور یاد آتا ہے کہ وہ ایک صاحب تھے, بہت دفعہ سنا چکا ہوں لیکن کیا کریں, وہ ہے ہی ایسا لڈو جیسا لطیفہ ہے. ایک آدمی کسی کے گھر گیا مہمان بن کے, تو میزبان نے کہا کہ رس گلے رکھ دیے, اس نے کھا لیے. تو میزبان نے کہا اور کھائیے نا, تو مہمان کہتے نہیں میں پہلے ہی دو کھا چکا ہوں. کہتے خیر کھائے تو آپ نے چھ ہیں, لیکن یہ تو بات نہ کریں نا, کھائے تو آپ نے کتنے, دو تو نہیں کھائے, نہیں تو زیادتی ہو جائے. تو آج کل میزبان لوگ بڑے ہوشیار ہوتے ہیں, وہ گن رہے ہوتے ہیں نیوالوں کو. تو ایسے توازو خامخا کی نہ کیا کریں کہ میں پہلی دو کھا چکا ہوں. تو وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ, قرآن کہتا ہے ہم نے بنی آدم کو بڑی عزت دی ہے. وَحَمَلْنَاهُمْ فِي الْبَرِّ وَالْبَحْرِ, خشکی بھی اس کے تابع کر دی اور سمندروں کو بھی اس کے تابع بنا دیا. سمندر سے کیا کیا نکال رہا ہے, سمندر کے سینے کو پھاڑ کر ایک جگہ سے دوسری جگہ تجارت کرتا ہے, یہ بڑی بڑی چیزوں کو لاد کے لے جاتا ہے. وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ, بہت ساری پاکیزہ چیزیں ہم نے کھانے کو دی. وَفَضَّلْنَاهُمْ عَلَى كَثِيرٍ مِّمَّنْ خَلَقْنَا تَفْضِيلًا, بہت ساری مخلوق پر بہت زیادہ فضیلت دے دی. مخلوق بھی بہت ساری جس پہ فضیلت دی, اور فضیلت بھی بہت ساری فضیلت دی ہے, تھوڑی فضیلت نہیں دی ہے, اتنی فضیلت کہ جب پیدا ہوا انسان آیا دنیا میں سب سے لاسٹ میں ہے مخلوقات میں. آپ کو انسانوں سے پہلے جانوروں کا بہت وجود ملے گا زمین پہ, انسان سب سے آخر میں آیا اور پھر مخلوق کو حکم دیا گیا انسان کے سامنے سجدہ کرے. وہ اتنا پروٹوکول جب انسان کو دیا گیا ہے, تو بھائی یہ کیوں دیا گیا ہے؟ اللہ تعالیٰ کہتے ہیں میں نے جو تمہیں عزت دی اور یہ طرح طرح کی چیزیں پیدا کی, یہ بتانے کے لیے کہ سب سے پہلا حق کس کا ہے؟ میرا ہے. سب سے زیادہ ماننا کس کو ہے؟ مجھے ماننا ہے. غلامی کس کی کرنی ہے؟ میری غلامی کرنی ہے, باقی سب اس کے بعد میں ہیں. سمجھ میں نہیں آ رہی میرا خیال ہے, بات نہیں آ رہی تو مرنے کے بعد اچھوں کو بھی سمجھ میں انشاءاللہ آ جائے گی, لیکن پھر سمجھ میں آنے کا فائدہ نہیں ہوگا. ابھی پیٹ بھرے ہوئے ہیں, توندے بھری ہوئی ہیں, بجلی جا نہیں رہی ہے. اتفاق سے کراچی میں چار پانچ دن ہو گئے, تھوڑی دیر گیس اس کا متبادل گورنمنٹ نے کر دیا. ہمارے یہاں تو رات کو گیس جا رہی ہے, آج کل 11 بجے جا رہی ہے اور صبح 6 بجے آ رہی ہے. اچھا پورے کراچی میں الحمدللہ یہ ایک چیز رہ گئی تھی ہمارے یہاں, حالانکہ گیس تو ہماری اپنی ہے, تو یہ امپورٹ تھوڑی کرنے ہم, تو مزید کھدائیاں ہی نہیں ہو رہی. حالانکہ پاکستان میں جو گیس کے ذخائر ہیں ہم سنتے تھے اسکولوں میں, یعنی نہیں سنتے تھے, تو اس میں یہ تھا کہ 200 سال کے ذخائر تو دریافت ہو چکے ہیں. وہ پتہ نہیں کہاں ہے وہ ذخائر. سارا زور اس پہ ہے کہ بچوں, بس بچے روکو اپنے, بچے کم پیدا کرو, یہ وسائل ختم ہو جائیں گے. جتنا پیسہ بچوں کی گروتھ ریشو کو روکنے پر ہو رہا ہے نا, اتنا پیسہ کھدائی پہ ہو جاتا ہے نا, پتہ نہیں پٹرول کے کتنے کنویں اور دریافت ہو جاتے. نہیں آ رہی میرا غالب بات سمجھ میں. سارا زور اس پہ لگا دیا کہ روکو, اکیلا کھڑا ہوں میں اکیلا اس پورے نظام کے خلاف, جو فیملی پلاننگ ہے نا اس کے خلاف اکیلا جہاد کر رہا ہوں. اور جس طرح آپ لوگوں کی نسل کم ہو رہی ہے نا, جس طرح آپ لوگ دو دو بچے, ایک ایک بچے کی پالیسی پر آپ لوگ چل رہے ہیں, ہو سکتا ہے 200-250-300 سال کے بعد لوگ بولیں آج دنیا میں جتنی آبادی ہے سب مفتی طارق مسعود صاحب کی اولاد ہے. این ممکن ہے. جس طرح سے جو ہے نا چل رہی ہے نا گروتھ ریشو, ایک دو, یہ تو ختم ہو جائیں گے بھائی. این ممکن ہے 200-250 سال کے بعد بولیں کہ تیسرے آدم جو ہے نا, جیسے نوح علیہ السلام کی اولاد ہے نا, پہلے آدم علیہ السلام, این یہ ممکن ہونے کو تو کچھ بھی ہو سکتا ہے. تو اس سے پہلے کہ نسلیں ختم ہو جائیں, اسپیڈ تھوڑی سی کیا کرو میرے بھائی, بڑا اولاد اللہ کی نعمت ہے. رزق یہ جو اللہ دے رہا ہے نا, خربوزے سے خربوزے پیدا کر رہا ہے, اس کو یہ نہیں پتا کہ کتنے انسانوں نے دنیا میں آنا ہے. یہ دیکھو انسان ان چیزوں کی نسل کو کنٹرول کر سکتا ہے جو انسان کے تابع ہیں, پوری کائنات اس میں تصرف کر سکتا ہے. خود اپنے اوپر انسان کو حق نہیں ہے کہ آپ نے کتنے پیدا کرنے اور کتنے روکنے ہیں, یہ کس کا کام ہے؟ یہ انسان سے اوپر کی ذات کرے گی, وہ اللہ کے علاوہ کوئی نہیں ہے. تو اس میں اللہ پہ توکل کرنا واجب ہے, لازم ہے کہ انسان کی پیدائش سے پہلے وقدر فیہا اقواتہا, یہاں بھی آپ قرآن کے الفاظ دیکھو, قدرہ مینجمنٹ کو کہتے ہیں نا. قرآن کہتا ہے ہم نے جب زمین بنائی, اللہ فرماتے ہیں قدر فیہا اقواتہا, قوت عربی میں کہتے ہیں انسانی زندگی گزارنے کے لیے جو ضروری لوازمات ہیں، جو بھی انسان کو ایک اچھی لائف گزارنے کے لیے جو ضروری چیزیں ہیں ان کو عربی میں قوت کہتے ہیں، اس کی جمع اقوات آتی ہے. قرآن کہتا ہے ہم نے جب زمین بنائی، انسان ابھی دنیا میں آیا ہی نہیں ہے، قدرہ ہم نے مینجمنٹ کر لی، زمین میں اتنے وسائل پیدا کر دیے، اقوات آہا کہ اس میں انسان جتنے بھی قیامت تک انسان آئیں گے نا ان کی زندگی گزارنے کی بنیادی ضرورتیں ہم نے ساری کیا کر دی، پیدا نہیں کی ہیں، دیکھو خلقہ نہیں ہے، مقدر کر دی، یعنی مینجمنٹ مینج کر دیا اس کو. مینج کسے کہتے ہیں؟ جو جس چیز کی ضرورت ہوگی وہ چیز ملے گی آپ کو، ہو سکتا ہے نظر نہ آ رہی ہو. یہ مینج کے لفظ دیکھیں قرآن کی کیسی بلاغت ہے. فیملی پلاننگ والے کہتے ہیں ہمیں تو نظر نہیں آ رہے اتنے وسائل، آبادی اتنی ہے، خربوزے تو اتنے پیدا نہیں ہو رہے بھائی، یہ تو کم. حالانکہ ایسا ہے بھی نہیں، مشاہدہ بھی اس کے خلاف ہے، مشاہدہ یہ ہو رہا ہے کہ جتنی اسپیڈ انسانوں کی ہے نا، وسائل کے بڑھنے کی اسپیڈ اس سے کئی گنا زیادہ ہے، لیکن فرض کر لو مشاہدہ نہیں ہے. تو قرآن کیا کہہ رہا ہے کہ میں نے اندازہ لگا لیا ہے پہلے سے، تو ہر چیز اس کے حساب سے ٹائم پہ ہوتی رہے گی. اب جو پیٹرول کے کنویں دریافت ہوئے ہیں یہ 500 سال پہلے تھوڑی تھے. 500 سال پہلے کوئی سائنسدان کہتا کہ یار جب دنیا کی آبادی 6 ارب ہو جائے گی، گدے گھوڑوں پہ جب یہ سفر کریں گے تو گھوڑوں پہ وہاں سے جب گندم آئے گی تو یہاں تو لوگ اتنے وقت تک یا تو گھوڑا گھس کے ختم ہو جائے گا یا گدا گھس کے ختم ہو جائے گا جب امریکہ سے گندم لے کے چلے گا، اور چائنا سے جب لیپ ٹاپ آئیں گے کشتیوں پہ آئیں گے تو یہ تو جب وہ چپو چلائیں گے نا اس وقت تو یہی ہوتا ہوگا نا، تو یہ تو لوگ ہی ختم ہو جائیں گے. تو بھائی اللہ کہہ رہے میں نے مینج کر لیا ہے، بچے پیدا ہونے دو، آبادی بڑھنے دو، گیس کے ذخائر دریافت خود بخود ہوں گے، ٹائم پہ ہوں گے. ابھی کرنے کا فائدہ نہیں ہے، ابھی گدے گھوڑوں پہ ہی جاؤ تم، ابھی ضرورت نہیں، ابھی گدے گھوڑوں سے زندگی تمہاری آسانی سے گزر جائے گی. جیسے جیسے ٹائم آئے گا پھر ہوائی جہاز بھی بنیں گے، پھر سمندری جہاز کا حجم بڑا ہوگا، پھر ٹیکنالوجی ترقی کرے گی، پھر ہواؤں میں جو ریڈیائی لہریں گھوم رہی ہیں ان کو انسان لگام دے گا، اور پھر ایسا مضبوط کنیکشن کا انتظام ہو جائے گا کہ آبادی بڑھنے سے انسان کی لائف کا جو اسٹینڈرڈ ہے کم تر ہونے کے بجائے پہلے سے کئی گنا زیادہ بہتر ہو جائے گا. سمجھتے ہو یا نہیں سمجھتے؟ بالکل. اور آسان مثال، آپ نے دیکھا کہ ایک عورت کے بچہ پیدا ہوا، وہ بچے کو چھاتی سے لگا کے دودھ پلا رہی ہے. اب ایک عورت نے دیکھا کہ یار اس کی تو چھاتی میں دودھ ہے، اس کے تو بچہ ہے، تو میں تو پیدا نہیں کر سکتی کیونکہ میری چھاتی میں تو دودھ ہے ہی نہیں. یہی ہے نا. فیملی پلاننگ والے آئے بولے بھائی اس کی تو چونکہ چھاتی میں دودھ ہے تو وہ تو بچہ پال سکتی ہے، تمہاری تو چھاتیوں میں دودھ ہی نہیں ہے، تم کہاں سے پالو گی؟ لہذا جو زمینی حقائق ہیں، گراؤنڈ ریئلٹی ہے، وہ یہ کہتی ہے کہ تمہیں بچہ پیدا نہیں کرنا چاہیے. قدرت کہے گی بھائی پیدا تو کرو نا، پیدا پہلے ہوگا، چھاتیوں میں دودھ بعد میں آئے گا، پہلے سے نہیں میں بتاؤں گا کہ کہاں کیا کچھ پڑا ہوا ہے. تو باپ یہ کہتا ہے میری تنخواہ 1000 روپے ہے، اس میں 2 بچے نہیں پال سکتا، تیسرا کیسے پیدا کروں گا؟ اللہ کہے پیدا تو پہلے کرے گا، پیسے میں بعد میں دوں گا تجھے. نہیں آ رہی سمجھ میں؟ تو جس اسپیڈ سے چل رہے ہو چلتے رہو، ہماری اسپیڈ اللہ کا شکر ہے، کوشش ہے، باقی جان ڈالنے والا اللہ ہے. تو میں یس کر رہا تھا، اللہ تعالیٰ فرماتے ہیں وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمْ، ہم نے بنی آدم کو عزت دی. تو اللہ میاں نے سب کچھ کس نے کیا ہے میرے بھائی؟ اللہ نے کیا ہے. تو اللہ کہتا ہے جب ماں باپ کی نعمت میں نے دی، انسانوں کو میں نے بنایا، سوچنے کے لیے دماغ جس سے تم سائنسی ایجادات کر رہے ہو، یہ کھوپڑی میں نے دی تمہیں، یہ آنکھیں میں نے دی جس سے تم دیکھو، سورس آف نالج جو جس سے سائنس ترقی کرتی ہے، وہ سورس آف نالج کیا ہے؟ وہ حواس خمسہ ہے نا، آنکھ سے دیکھتے ہیں، کان سے سنتے ہیں، زبان سے بولتے ہیں، ناک سے سونگتے ہیں، کسی چیز کو اسی سے تو سائنس ترقی کی نا. او بھائی وہ نیوٹن جو لیٹا ہوا تھا نا، تو اوپر سے سیب آ کے گرا نا، اگر خدا نخواستہ نیوٹن اندھا بہرا ہوتا تو گریویٹی دریافت کرتا وہ، اس کو سیب کا پتہ ہی نہیں چلتا کہ یہ سیب ہے کہ کیا ہے، یہ گرا بھی ہے کہ نہیں گرا. تو حواس خمسہ جو قدرت نے اس کو دیے تھے، تو سیب جب اس کے اوپر آ کے گرا ہے تو چونکہ وہ نیوٹن تھا، اس نے اسکول میں پڑھا ہوا تھا. اگر وہ ہمارے گورنمنٹ کے کسی اسکول میں ہوتا تو وہ کہتا کہ میں اتنا نالائق، میں نے نہیں پڑھا، پھر بھی قدرت مجھے سیب کھلا رہی ہے، تو یہ اس کی ہم نتیجہ خس کرتے نا، کہ اس کا مطلب یہ ہے کہ ترقی کے لیے پڑھنے کی بالکل بھی ضرورت نہیں ہے، بغیر ترقی کے بھی انسان کو سیب ملتے ہیں. تو وہ چونکہ پڑھا ہوا تھا تو اس نے سوچا کہ یار یہ اوپر سے نیچے کیوں آیا، نیچے سے اوپر کیوں نہیں گیا، یہ سائڈوں پہ کیوں نہیں گیا؟ تو گریویٹی کا اس نے وہ لا دریافت کیا کہ بھائی جو بھی چیز میں بھی کثافت ہوتی ہے، جو وہ تو سائنسدان ہی بتائیں گے آپ کو، پوری پوری ورڈنگ تو میں نے پڑھی نہیں ہے تو جتنی پڑھی تھی اتنی یاد ہے. تو وہ جتنا اس کا حجم ہوگا اسی حساب سے اس میں کشش زیادہ ہوگی. تبھی کہتے ہیں چاند پہ جا کے آپ کا وزن 10 گنا کم ہو جاتا ہے, کیونکہ وہ چھوٹا ہے نا چاند. تو اب کیا ہے کہ یہ جو ساری کھوپڑی اس نے استعمال کی ہے, یہ کھوپڑی دی کس نے, آنکھیں دی کس نے, کان کس نے دیے, بولو نا, اللہ نے. اب لوگ ہم سے سوال پوچھتے ہیں کہ کافر کے بارے میں آپ یہ کیوں کہتے ہو کہ وہ جہنم میں جائے گا, اس نے تو اتنی سائنسی چیزیں ایجاد کر لیں, پنکھا ایجاد کیا اس نے, ایئر کنڈیشن ایجاد کیا اس نے, گاڑیاں سائنسدانوں نے ایجاد کی ہیں, جہاز سائنسدانوں نے ایجاد کیا. آپ تبلیغ کے لیے بھی جاتے ہو تو یہودیوں کے ہوائی جہاز میں بیٹھ کے جاتے ہو اور صبح شام ان یہودیوں کو آپ برا بھلا کہہ رہے ہوتے ہو, تو یہ لاجک کی بات ہے, یہ الاجیکل ہے, بظاہر الاجیکل بات ہے. تو ہم اس کو جواب میں کہتے ہیں بھائی بات یہ ہے کہ ہمیں سائنسدانوں سے بڑی محبت ہے کیونکہ انہوں نے ہمارے لیے اتنی ساری چیزوں کو ایجاد کیا. تو سوال پیدا ہوتا ہے کہ سائنسدانوں کو اس سے محبت کیوں نہیں ہے جس نے ان کو ایجاد کیا. نہیں آ رہی بات سمجھ میں. اللہ پوچھے گا کہ کراچی میں یونیورسٹی میں پڑھنے والے طلبا نیوٹن سے اللہ پوچھے گا کہ وہ تجھ سے اتنی محبت کرتے تھے کہ جب کوئی مولوی کہتا تھا کہ کافر, مجھے نہیں پتا نیوٹن جنت میں جا کے جہنم میں, کسی کو فتوا نہیں لگا رہا, لیکن ایک جرنلی اصول تو یہی ہے نا کہ جس نے اللہ پر ایمان نہیں ہے اور اللہ کی توحید اور پیغمبروں کی رسالت جو جس پہ اللہ نے ایمان لانے کا حکم دیا, اس کو دعوت پہنچی بھی اسلام کی, جس کو نہیں پہنچی اس سے تو سوال نہیں ہوگا, لیکن دعوت پہنچی بھی اور اس نے سر اٹھا کے اس پہ غور نہیں کیا, وہ ساری زندگی سیب ہی میں الجھا رہا کہ اوپر سے نیچے آ رہا ہے تو یہ نیچے سے اوپر کیوں نہیں جا رہا. جس خالق نے اس کو بنایا اس کے بارے میں اگر اس نے غور و فکر نہیں کیا, اس کا حق اس نے نہیں پہچانا, اگر یہ کام نہیں کیا, کیا ہی نہیں کیا نیوٹن جانے, نیوٹن کا اللہ جانے, مجھے نہیں پتا, لیکن اللہ اس سے پوچھے گا کہ اگر تو نے یہ کام نہیں کیا تو کراچی کے لوگوں کو تجھ سے محبت تھی اس لیے کہ تو نے ان کے لیے ایسے ایسے قوانین دریافت کیے جس کی وجہ سے سائنس نے اتنی ترقی کی, تو جس نے تجھے پیدا کیا تجھے اس سے محبت کیوں نہیں تھی. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ تو نے اس کا حق جاننے کی کوشش کیوں نہیں کی کہ وہ مجھ سے کیا چاہتا ہے, وہ کن چیزوں سے خوش ہوتا ہے, کن چیزوں سے ناراض ہوتا ہے, اس کے حقوق تو نے پورے کیوں نہیں کیے. تو بھائی قرآن یہ کہتا ہے کہ تمہارے لیے سب سے امپورٹنٹ جو سوال ہے اور سب سے امپورٹنٹ جو تمہارے لیے جس مسئلے کو حل کرنا ہے وہ کیا ہے کہ تم نے خدا کو راضی کیا یا نہیں کیا. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ آج ہماری ینگ جنریشن کے دماغوں سے خدا کا تصور آہستہ آہستہ ختم ہو رہا ہے. گرل فرینڈ بوائے فرینڈ کا سسٹم کیوں آ رہا ہے ہماری سوسائٹی میں؟ غیر مسلموں میں ہے نا یہ, گرل فرینڈ بوائے فرینڈ ہے کہ نہیں ہے؟ بولو نا کیا ہو گیا. تو ہاں بول دو یار, کیا جا رہا ہے اس میں, بتا رہے ہوتے ہیں دوست یار میری گرل فرینڈ ہے, خدا نے اس کی اجازت دی ہے, تو نہیں بولنے میں کیا جا رہا ہے, سارے بول دو نہیں دی اجازت. قرآن میں ہے نا ولا متخذاتی اخدان ولا متخذی اخدان, چھپی دوستیاں. پہلے زمانے میں چونکہ گرل فرینڈ کو بہت ہی بےہودہ حرکت سمجھا جاتا تھا اس لیے چھپ کے دوستی کی جاتی تھی عورتوں سے, یہ بغیرتی اس دور میں نہیں تھی, اس لیے قرآن نے گرل فرینڈ کو کہا چھپی دوستی. یہ اس سے بڑی برائی ہے کہ آپ کھلی دوستی شروع کر دو اس سے, دوست دوست کو بتا رہا ہوتا ہے میری گرل فرینڈ. وہ بھائی یہ ہندوؤں کا کلچر ہے, یہ انگریزوں کا کلچر ہے, یہ قرآن کو ماننے والوں پہ یہ لب سوٹ بولو نہیں کرتا. یہ کوئی یہ ناپاک پلید گندا رشتہ ہے, اس کو فخر سے مت بتایا کرو. کافر خدا کی دی ہوئی نعمتوں کا انکار کرتا ہے, وہ کہتا ہے کہ یہ خود بخود خربوزہ ایک نیچرل پروسیس ہے جس کے تحت ہم کھا رہے ہیں, گوشت ایک نیچرل پروسیس ہے کہ گھاس گائے کھاتی ہے تو اس سے گوشت بن جاتا ہے تو ہم کھا لیتے ہیں. ہم کہتے ہیں یہ نیچر خود سے کچھ بھی نہیں ہے, اس نیچر کا ایک کریئٹر ہے جو کون ہے, خالق ہے, ہمارے پاس اس کے دلائل ہے. جب ہم اس خدا کو مانتے ہیں تو ہم یہ بھی کوشش کرتے ہیں کہ اس خدا کا انٹروڈکشن کیا ہے, ہمیں وہ اسلام کے علاوہ کہیں بھی وہ تعارف نہیں ملتا. اگر اسلام کے علاوہ کوئی اور مذہب انٹروڈکشن کرا دیتا تو ہم اس کو فالو کر لیتے, ہے ہی نہیں اسلام کے مقابلے میں کوئی, کسی نے بتایا ہی نہیں خدا کا تعارف کیا اور اتنا بہترین انٹروڈکشن, اتنا بہترین تعارف. کوئی کہہ سکتا ہے نا کہ اللہ کو تو مان لیا تو اللہ کو اللہ کیوں کہہ رہے ہو آپ؟ بھائی اللہ کے علاوہ کوئی اور خدا ہوتا تو وہ بتائے نا میں بھی ہوں. بات ہی جب اللہ کر رہا ہے, اس نے تورات بھی اللہ نے نازل کی, انجیل بھی اللہ نے نازل کی, اور قرآن بھی اللہ نے نازل کیا، موسیٰ کلیم اللہ کو اللہ نے بھیجا، عیسیٰ علیہ السلام کو اللہ نے بھیجا، محمد صلی اللہ علیہ وسلم کو اللہ نے بھیجا، جب سارے کام اور پھر الحمد سے لے کے والناس تک وہ اپنا نام اللہ ہی بتا رہا ہے، وہ احکامات بھی وہ دے رہا ہے، تو ہم اس خدا کو مانیں گے جو بولتا بھی ہے، اپنا تعارف بھی کرواتا ہے، یہ بھی بتاتا ہے میں کن چیزوں سے خوش ہوتا ہوں، یہ بھی بتاتا ہے میں کن چیزوں سے ناراض ہوتا ہوں۔ گونگے بہرے خدا کی ہمیں ضرورت بولو نا نہیں ہے، جس کا پتہ ہی نہیں مارکیٹ میں وہ ہے کدھر۔ یہ بہت سے کافر مانتے ہیں خدا کو، گاڈ ہے کہتے ہیں، مسلمانوں والا اللہ نہیں مانتے ہم، تو پھر کون سا مانتے ہو جو بولتا ہی نہیں ہے؟ دیکھو مجھے ایک بات بتاؤ یار، تم لوگ کو مثال کے بغیر بات سمجھ میں آتی نہیں ہے، جب تک بدتمیزی والی مثال نہ ہو نا۔ مجھے ایک بات بتاؤ، ایک آدمی کی بیوی ہے، وسیم آ کے کہتا ہے یہ میری بیوی ہے، زید صاحب چپ چاپ بیٹھے ہوئے ہیں نا یوں کر کے، کہتے ہیں ایکچولی میرے لیے امپورٹنٹ نہیں ہے یہ کون، اور وہ بیوی بھی اس کے ساتھ جا رہی ہے، گھوم رہی ہے، انجوائے کر رہے ہیں، راتیں بھی گزار رہے ہیں، بچے بھی پیدا ہو رہے ہیں، زید چپ چاپ 10 سال تک خاموش بیٹھا ہوا ہے۔ اب کوئی بندہ آ کے کہتا ہے کہ یار یہ زید کی بیوی ہے، ہم کہتے ہیں نہیں یار یہ وسیم کی بیوی ہے، کیونکہ وسیم ہی کے ساتھ رہتی ہے، بچے بھی وہیں پیدا ہو رہے ہیں، اور جو ہے جاتی بھی ہے، کہتے ہیں نہیں یار یہ زید کی ہے۔ ہم کہتے ہیں مدعی سوس گواہ چست، اگر یہ زید کی ہے تو وہ منہ سے خود کیوں نہیں پھوٹتا، چپ کیوں بیٹھا ہوا ہے وہ، کیا خیال ہے؟ ہم کس کی سمجھیں گے، زید کی سمجھیں گے یا وسیم کی سمجھیں گے؟ ہم بولیں گے بھائی تیرے کہنے سے نہیں ہوتا، جس کی ہے یا تو وہ پرلے درجے کا معذرت کے ساتھ بےغیرت انسان ہے، یا وہ ہے ہی نہیں اس کا شوہر، کیونکہ وہ اچھا جب چیلنج ہوا نا، ایک صاحب نے دعویٰ کیا زید کی بیوی ہے، اس چیلنج کے بعد بھی زید چپ چاپ بیٹھا ہوا ہے، لوگ آ کے کہہ رہے ہیں بولنا بتانا، وہ کہہ رہے ہیں چھوڑا یار یہ نو نو یہ کوئی بڑا میٹر نہیں ہے، مجھے یہ چھوٹی چھوٹی باتوں میں کوئی دلچسپی نہیں ہے۔ اس کے بعد بھی محلے والوں پہ یہ سوٹ کرے گا کہ زید کو مان لے اس کا شوہر، بولو نا۔ تو مجھے بتاؤ اللہ کے علاوہ اگر کوئی خدا ہے تو اسلام کہتا ہے، محمد صلی اللہ علیہ وسلم کہتے ہیں، موسیٰ علیہ السلام آئے، عیسیٰ علیہ السلام آئے، ابراہیم علیہ السلام آئے، سب نے جو انٹروڈکشن کروایا وہ کس کا، اللہ کا، اور سب کے احکامات ایک جیسے کہ اللہ زنا کو پسند نہیں کرتا، تورات انجیل قرآن سب کی دعوت ایک جیسی ہے، اللہ سود کو پسند نہیں کرتا، وَأَخْذِهِمُ الرِّبَا وَقَدْ نُهُوا عَنْهُ، اللہ کہتے ہیں سود ہم نے یہودیوں پہ بھی حرام کیا، اللہ خنزیر کے گوشت کھانے کو پسند نہیں کرتا، اللہ نے جتنے درندے حرام کر دیے، اللہ نے شراب کو حرام کر دیا، اللہ نے جوئے کو حرام کر دیا، اللہ نے ماں باپ کی اطاعت کو واجب اور فرض قرار دے دیا، وغیرہ 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 وغیرہ، اللہ نے طلاق کا اختیار مرد کو دیا عورت کو نہیں دیا، عدالت کو بھی بولو نا نہیں دیا، تورات میں بھی، انجیل میں بھی، قرآن میں بھی، یہ تو اللہ کا ہمیں سمجھ میں آ رہا ہے کہ اللہ میاں تو یہ چاہتا ہے، اور اپنا بھی تعارف اللہ نے کروایا، اللہ لا الہ الا هو الحی القیوم، اللہ وہ ذات ہے جس کے سوا کوئی عبادت کے لائق نہیں، الحی وہ زندہ ہے، القیوم پوری کائنات کو تھامنے والا ہے، لا تأخذہ سنۃ، اس کو نہ کبھی اونگ آتی ہے، ولا نوم نہ کبھی نیند آتی ہے، لا تأخذہ سنۃ ولا نوم، له ما فی السماوات وما فی الارض، جو کچھ آسمانوں میں جو کچھ زمین میں، یہ کس کا ہے، اللہ۔ اب اللہ ہمارا والا جو خدا ہے وہ اپنا انٹروڈکشن کروا رہا ہے پورے قرآن میں، احادیث میں، وہ تعارف کرواتا چلا جا رہا ہے کرواتا چلا جا رہا ہے۔ بھائی ہندو کا خدا کہاں ہے، وہ بولتا کیوں نہیں ہے کہ یہ غلط والا خدا ہے، اچھا سچی مچی کا میں ہوں، عیسائیوں کا کہاں گیا، یہودیوں عیسائیوں کا تو ایک ہی ہے، ایتھیسٹ لوگوں کا، ملحد لوگوں کا کہاں گیا، کافر کا خدا کہاں گیا، وہ بولتا کیوں نہیں ہے، وہ ایسی کتاب آسمان سے نازل کیوں نہیں کرتا، وہ بتاتا کیوں نہیں ہے کہ مسلمان جس خدا کو فالو کر رہے ہیں بھائی وہ غلط ہے، سچی مچی کا کون ہے، میں ہوں۔ وہ دیکھ رہا ہے کہ لاکھوں کروڑوں روپے خرچ کر کے اس اللہ کو خوش کرنے کے لیے یہ بیت اللہ کا طواف کر کے آتے ہیں، ہر سال کروڑوں اربوں روپے خرچ ہو جاتے ہیں، ہر سال کروڑوں جانور یہ اس اللہ کے نام پہ بقرعید کے دن ذبح کر دیتے ہیں، گویا بڑا نقصان ہو رہا ہے دنیا کا، اور یہ نشے سے بچ رہے ہیں، برائیوں سے بچ رہے ہیں، مسجدوں میں اتنا پیسہ خط، اتنی زکاتیں نکل رہی ہیں، اتنا کچھ ہو رہا ہے، اور جو سچی مچی والا خدا ہے وہ چپ چاپ بیٹھا ہوا ہے، تماشا کیا کر رہا ہے، وہ تماشا دیکھ رہا ہے۔ تو آپ بتاؤ ہم اس کو مانیں گے یا اس اللہ کو مانیں گے جو اپنا تعارف کروا رہا ہے؟ یہ تو وہی ہو گیا نا، یہ تو عجیب بغیرتی والی بات نہیں ہو گئی؟ اگر وہ اللہ کے علاوہ کوئی اور خدا ہے تو وہ بھی تو منہ سے پھوٹے نا کہ میں کیا ہوں، تو پھوٹ ہی نہیں رہا۔ آسمانی کتابیں اللہ نے نازل کی، آسمانی مذاہب کس نے بھیجے، اللہ نے حفاظت دی، جس مذہب کی ہوئی وہ اسلامی ہے، اس کے علاوہ کوئی مذہب دنیا میں محفوظ نہیں ہے، تو اللہ کا تھا تو حفاظت کیوں نہیں کی اللہ نے اس کی؟ भाई पुलिस को बुलाओ यार, बहुत सीरियस केस है ये। समझ में आ रही है बात कि नहीं आ रही है? तो हिफाजत क्यों नहीं की अल्लाह ने उसकी? सिर्फ कुरान की हिफाजत क्यों की है? तो मेरे भाई हमारे पास इस्लाम के अलावा कोई दूसरा ऑप्शन अल्लाह तक पहुंचने का है? साइंसदान तो हमें अल्लाह तक पहुंचाएगा नहीं, वो तो मादी चीजों पे बहस करता है। खालिक को तो उसने अपनी डिक्शनरी से निकाल, अगर न्यूटन ने अल्लाह का तस्वूर पेश किया होता, न्यूटन ने तजरबात के लेबोरेटरी में बता दिया होता अल्लाह ये चाहता ये नहीं चाहता, तो शायद हम न्यूटन पर ही मान ले आते, भाई तू सही कह रहा है, तू साइंसदान है, तू पढ़ा लिखा है। वो कह रहे भाई वो तो नहीं करवा रहे ना, तो हमारे पास दावा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का, दलील भी उन्हीं के बरहक होने की, तालीमात भी उन्हीं की महफूज। तो मेरे भाई हमारे पास अल्लाह को समझने, अल्लाह तक पहुंचने और अल्लाह को खुश करने के लिए इस्लाम के अलावा कोई ऑप्शन नहीं है। अब मैं आपसे एक बात कह रहा हूं कि देखो, हिंदू गर्लफ्रेंड बनाए उस पे सूट करता है, क्योंकि वो अल्लाह को नहीं मानता। अल्लाह उससे खुद ही पूछ लेगा कि जिस तुम तो जितना नबातात खाया करते थे ये किसने पैदा किए? अगर वो कह देगा कि इन पत्थरों के बने हुए बुत ने पैदा किए, तो अल्लाह अगर उसे बख्श दे तो हमें कोई एतराज नहीं है। लेकिन कुरान में अल्लाह कहता है मैं छोड़ूंगा नहीं कि जिन बुतों को अपने हाथों से बनाते हो, जिनके क्रिएटर तुम हो, उनको क्रिएटर तुमने कैसे फर्ज कर लिया? ईसाइयों से अल्लाह पूछेगा कि ईसा इब्ने मरियम तो मरियम के पेट से पैदा हुए, उन्हें तुमने खुदा कैसे कह दिया? यहूदियों से अल्लाह पूछेगा कि जब ईसा इब्ने मरियम के नबी होने के इतने दलाइल तुमने देख लिए, तुम्हारी किताबों में लिखा हुआ था कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और ईसा इब्ने मरियम आएंगे, आज तक लिखा हुआ है, और तुम्हारा दीन अब महफूज भी नहीं है, अगर ये आखिरी दीन होता तो हिफाजत तो होती ना इसकी, तो तुमने इस्लाम को फॉलो क्यों नहीं किया? तुमने मेरा बताया हुआ दीन क्यों नहीं लेकर आए? तो वो जो मर्जी करें वो जाने, उनसे सवाल होगा, अल्लाह छोड़ेगा किसी को नहीं। लेकिन हमसे जो बड़ा सवाल होगा वो ये सवाल होगा कि तुम तो बोलते थे कि अल्लाह है, तुम तो ला इलाहा इल्लल्लाह को मानते थे, तुम तो कुरान को मानते थे, तुमने गर्लफ्रेंड कैसे रख ली? तुम शराब के करीब कैसे चले गए? तुम जिना के करीब कैसे चले गए? समझ में आ रही है बात? तुमने बूढ़े बाप के सामने उफ कैसे कर लिया? तुम्हें तो साफ मैंने कहा था वला तकुल लहुमा उफिन, मां और बाप जब बूढ़े हो जाए तो जबान से उनके सामने तुम्हें उफ का लफ्ज निकालने की इजाजत नहीं है। कोई ऐसा जुमला जिसमें उनकी जरा सी तौहीन हो, इसकी इजाजत नहीं है। क्या करना है? वक्फिज लहुमा जनाह जुल्ली मिनर रहमा, कुरान कहते हैं रहमत से, जिल्लत से अपने बाजुओं को उनके सामने झुका के रखना है। कितने बड़े ऑफिसर बन जाओ, कितने बड़े ग्रेड के बन जाओ और तुम्हारे बाप और मां देहाती हो, गंवार हो, धोती पहनता हो तुम्हारा बाप, पढ़ा लिखा ना हो, लेकिन जब तुम उसके सामने खड़े होगे लोगों को ऐसा लगे ये बाप जो है ये 22वें ग्रेड का ऑफिसर है और ये घर का कोई चपड़ासी है, ऐसा लगे देखने में। ये स्टाइल होना चाहिए बाप के सामने और मां के सामने खड़े होने का। नहीं आ रही मेरा ख्याल है बात समझ में? आज आपको हर चीज की लॉजिक चाहिए, ये क्यों भाई, क्यों क्या? जब खुदा को मान लिया तो वो कह रहा है मैं इन चीजों को पसंद, बॉस के सामने क्यों करने की इजाजत है आपको? बोलो ना क्या हो गया भाई? बॉस से आपको लॉजिक पूछने की इजाजत नहीं है, खुदा से तुम लॉजिक पूछ रहे हो यार, औरत पे पर्दा क्यों फर्ज है भाई? क्या है यार, जमाना इतनी तरक्की कर गया, एक्चुअली करके बेड़ा ही गर्क कर दिया पूरे निजाम का। खवातीन भी कमाने के लिए निकले, इस्लाम नहीं कायल खबर औरत के कमाने का, दो टोक नजरिया इस्लाम, मजबूरी में कमाती एक अलग बात है। इस्लाम ने हुक्म दिया वकरना फी बुयूती कुन्ना, औरत करार पकड़ेगी अपने घर में। जुमला मुकम्मल जरूर किया करें ताकि आपको याद रहे, ये इस्लाम की दो और दो चार की तरह तालीम है। मजबूरी है या कौम को कोई जरूरत है किसी फील्ड में औरत की, वो एक अलग बात। जैसे गायनी की डॉक्टर तो औरतें ही होंगी ना, वो मर्द थोड़ी होंगे, या लड़कियों को पढ़ाने के लिए तो फीमेल टीचर ही होगी कोई, जहां जरूरत है जरूरत की हद तक। बाकी घर से बाहर निकल के कमाना ये मर्द की जिम्मेदारी है, ये औरत पे इस्लामी लिहाज से सूट बोलो ना नहीं करता। यूरोप ने तरक्की कर ली औरत को भी घर से निकाल के, मर्द को भी घर से निकाल के, तो घर ही मार्केट से शॉर्ट हो गए उनके, अब घर ही नहीं है, होटल होते हैं ना के मियां बीवी आके मिल रहे होते हैं। दोनों कमाएंगे तो घरदारी कौन करेगा? तो ये किसके हुकूक है? अल्लाह के। तो राइट्स की जहां बात होती है मेरे भाई, इंसानी हुकूक की बात होती है, تو سب سے پہلے رائٹس میں کس کا حق ہے؟ خدا کا. اور اسلام نے ایسا زبردست نظام دے دیا کہ خدا کو اگر آپ بیچ میں لے آئے نا اور سب سے پہلے خدا کر دیا تو ہیومن رائٹس خود بخود ادا ہونا شروع ہو جائیں گے, سمجھتے ہو؟ اور پھر خدا بتائے گا ہیومن میں کس کے رائٹس کتنے زیادہ ہیں. گورے نے آپ کو کیا بتایا؟ ہیومن رائٹس میں انسان برابر ہیں. اللہ نے فرمایا برابر نہیں ہے. ماں باپ کا درجہ زیادہ, اولاد کا درجہ کم, میاں بیوی میں شوہر کا درجہ زیادہ, بیوی کا درجہ ایک درجہ کم, بڑے بھائی کا درجہ زیادہ چھوٹے بھائی کا. بول لو نا کیا جا رہا ہے یار, تم لوگ تو پتہ نہیں کیا گورنمنٹ نے پابندی لگائی ہوئی ہے تمہارے اوپر. ابھی سیاست پہ کوئی تبصرہ چھیڑ دیں تو دیکھو, کوئی جے یو آئی کا, کوئی پی ٹی آئی کا, کوئی مسلم لیگ کا, کوئی زرداری کو سپورٹ, جنگ چھڑ جائے گی پوری. تو اللہ میاں نے کیا کہا کہ جو میں کہہ رہا ہوں نا, جو رائٹس میں نے دیے ہیں, ان سے آگے نکلنے کی آپ کو چندہ ضرورت, بولو نہیں. گوروں کے ہاں کوئی مر گیا, وراثت کہتے ہیں گورنمنٹ کی مرضی, جیسے چاہے تقسیم کرے, جو قانون بنا دے. اللہ کہتے ہیں بالکل نہیں. یوصیکم اللہ فی اولادکم, تم مر جاؤ گے, اللہ نے تمہاری اولاد کے حصے خود متعین کر دیے ہیں, اس میں گورنمنٹ سے پوچھنے کی چندہ ضرورت نہیں ہے. گورنمنٹ اگر فیصلہ کرے گی کالعدم, ناجائز. ہم جب یورپ امریکہ جاتے ہیں, لوگ ہم سے سوال پوچھتے ہیں, بھائی اگر ہم مر گئے تو گورنمنٹ تو اٹھا کے یہ فلاں کو دے دے گی, فلاں کو دے دے گی, ہم کیا کریں؟ ہم نے کہا چلو بھائی, گورنمنٹ نے یہ بھی تو رائٹ دیا ہے نا آپ کو کہ آپ وصیت کر سکتے ہیں. ہاں بھائی, میں نے کہا شریعت کے مطابق وصیت کر لیں آپ. آپ بتا دیں میرے مرنے کے بعد میرے بیٹے کو اتنا, بیٹی کو اتنا, فلانے کو اتنا, ڈمکانے کو اتنا, یہ ملے گا جو شریعت کے مطابق ہے, وہ وصیت کر دیں. اگر نہیں کی تو گناہگار ہوں گے. کیوں؟ آپ کو پتا ہے میرے مرنے کے بعد پھر اولاد کو نہیں ملے گی, یا جس کو کم ملنا ہے اس کو زیادہ مل جائے گا, زیادہ ملنا ہے کم مل جائے گا, تو یہ ظلم ہوگا. تو اس ظلم سے بچنے کے لیے آپ پر فرض ہے کہ ملکی قانون بھی نہ ٹوٹے, آپ کیا کر دیں؟ وصیت کر دیں. بعض دفعہ وصیت نہیں کی ہوتی یا یہ وصیت کر دی ہوتی ہے سب کو برابر ملے, یہ بھی بہت ہوتا ہے. اب بیٹے کا حصہ بن رہا ہے 1 کروڑ, بیٹی کا بن رہا ہے اسلامی روح سے 50 لاکھ. اب وہاں کیا ہوتا ہے, بیٹی کہتی ہے جب میرا بھی 1 کروڑ, اس کا بھی 1 کروڑ, میرے ابا نے وصیت کی اور گورنمنٹ کہتی ہے ملے گا, تو کورٹ سے بیٹی کو مل رہا ہوتا ہے 1 کروڑ. تو ہم اس کو کیا کہتے ہیں, اس میں 50 لاکھ آپ کے لیے حلال؟ بولو نہیں. چاہے اور کورٹ نے فیصلہ کیا ہو, یہ 50 لاکھ آپ کے لیے حلال کیوں؟ یوصیکم اللہ فی اولادکم, کس کو کتنا دینا ہے, یہ اس میں خدائی قانون ہمارے پاس پہلے سے موجود ہے. اگر آپ یہ سمجھتے ہوئے خربوزہ اللہ نے پیدا کیا ہے اور یہ روٹی اللہ نے پیدا کی ہے, یہ گوشت جو ہم کھا رہے ہیں اللہ نے پیدا کیا ہے, تو اتنا تو اللہ کو حق بنتا ہے نا کہ وہ آپ کو بتا دے کہ کس کو کتنا حصہ دینا ہے. اتنی بھی لفٹ کرانے کے لیے اگر آپ تیار نہیں ہیں تو ایسے خدا کو ماننا نہ ماننا برابر. پھر اللہ کہتے ہیں مجھے ماننے کی, جیسے انگریز کتنا مانتے ہیں, او مائی گاڈ, بس یہ اللہ کو مانتا. ان سے پوچھو گاڈ کہتا ہے شراب حرام ہے, کہہ رہا ہے یار یہ مذہبی پادریوں کی باتیں, مولویوں کی باتیں ایک طرف رکھو, او مائی گاڈ کیسی بات کر رہے ہو. پھر دوبارہ گاڈ کو لے آئے گا, اس کو بولو یہ گرل فرینڈ تمہاری انجیل میں لکھی ہوئی ہے, بائبل میں لکھا ہے یہ گرل فرینڈ نہیں ہوتی, نکاح ہوتا ہے. کہے گا او مائی گاڈ کیسی باتیں کر رہے ہو تم. گاڈ گاڈ کا تذکرہ بہت کرے گا. قانون سارے ریاست کے قانون کو یا اپنے کلچر کو فالو کرے گا. اس سے بولو بھائی یہ جو آپ نے چڈا پہنا ہوا ہے نا, ناف سے لے کے گھٹنے تک کا حصہ چھپانا کیا ہے, گاڈ کی نظر میں فرض ہے. کہ او مائی گاڈ کیسی باتیں کر رہے ہو. تو وہ چڑیاں بھی پہن لیتے ہیں اور وہ بھی تکلف ہے, بھی اگلی صدی میں چڈی وڈی بھی مارکیٹ سے شارٹ, جو جس حساب سے وہ ماڈرن ہوتے چلے جا رہے ہیں نا, تو لگتا نہیں ہے کہ کوئی یہ تکلف, کیونکہ سائنسی ترقی میں چڈی بھی رکاوٹ بنتی ہے. اب سائنسدان کو جب ترقی کرنی ہے تو پہلے نیکر پہنے گا پھر اتارے گا, پھر وہ کہتے ہیں یار آزاد بالکل بیٹھو جا کے بس. بلّہ عالم حالات سے ایسے ہی لگ رہا ہے, کیونکہ پہلے وہ پورے کپڑے پہنتے تھے, چھوٹے ہوتے 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 یہ ترقی کی علامت سمجھی جانے لگی ہے. جتنا ترقی یافتہ ہوگا کپڑے اتنے ہی اس کے جسم سے کم. کپڑوں پہ پیسہ خوب لگ رہا ہے, کپڑا نہیں لگ رہا, حیرت کی بات یہ. ہمارے جو ماڈرن عورتیں ہیں نا, جو ماڈرن خواتین ہیں, ان کے کپڑوں پہ, غریب کے کپڑوں پہ پیسہ کم لگتا ہے, کپڑا زیادہ لگ رہا ہوتا ہے, اور ماڈرن خواتین کے ہاں کپڑوں پہ پیسہ بہت لگ رہا ہے مگر کپڑوں پہ کپڑا نہیں لگ رہا ہوتا. کپڑا ہے ہی نہیں, پتہ نہیں پیسہ لگایا کس چیز پہ یار تم نے, سمجھ سے بالتر ہے. تو تو گورے سے آپ پوچھیں گے تو گورا کہے گا او مائی گاڈ. تو قیامت کے دن جب اللہ گورے کو لے کر آئیں گے اپنی عدالت میں کہ یہ سب چیزیں میں نے بنائی تھیں, ذالک کا تقدیر, یہ مینجمنٹ یہ خود بخود نہیں ہو سکتی, تم نے تو نیوٹن کا قانون پڑھا تھا, گوروں نے تو, تمہارا گورے میں ہی پیدا ہوا تھا نیوٹن, اس نے کہا تھا کہ جب تک کوئی چیز کسی چیز کو حرکت نہ دی جائے وہ حرکت نہیں کر سکتی, چلتی بھی چیز کو روکا نہ جائے رک نہیں سکتی, تو ایک چیز کی کنڈیشن چینج نہیں ہو سکتی چینجر کے بغیر, تو کریٹر کے بغیر کریٹ کیسے ہو سکتی ہے, وہ نیوٹن ہی سے عبرت حاصل کر لیتے. نہیں یاری میرے حال ہے بات سمجھ میں, تو چینجر کے بغیر اس کائنات میں چینج, تو نیوٹن ہی تمہارا جو سائنسدان تھا وہی کہہ کر گیا ہے کہ چینجر کے بغیر چینجنگ نہیں ہو سکتی, تو خود ہی کھوپڑی استعمال کر کے اگلا خود ہی نتیجہ خط کر لیتے کہ چینجنگ آسان ہے وہ چینجر کے بغیر نہیں ہو سکتی, تو کریٹ ہونا یہ تو اور مشکل کام ہے, یہ کریٹر کے بغیر کیسے ہو گیا یہ. تو فوراً گورا جواب میں کہے گا اے اللہ میں تو تجھے مانتا ہوں, میں تو مانتا تھا گاڈ ہے, بس نام کا فرق تھا, مسلمان اس کو اللہ کہتے تھے, میں نے گاڈ کہہ دیا, تو صرف گاڈ کہنے کی وجہ سے تو مجھے جہنم میں ڈال رہا ہے. تو اللہ کہیں گے نا 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 نا, بات یہ ہے کہ تو گاڈ کو ایسے مانتا تھا کہ جب تجھے بتایا گیا, تیرے پادریوں نے تجھے بتایا کہ یہ ہومو سیکسولیٹی کو خدا پسند نہیں کرتا, بائبل میں لکھا ہوا ہے کہ لوط علیہ السلام کی قوم کو اللہ نے لڑکوں سے بتھیلی کی وجہ سے اٹھا کے الٹا پٹک دیا, یہ تورات میں بھی انجیل میں بھی, اور وہ کہتا تھا گاڈ اس سے خوش نہیں ہوتا, تو تو جواب میں کیا کہتا تھا او مائی گاڈ, تیرا گاڈ سے بس اتنا رشتہ تھا, اس کے علاوہ تیرا کوئی رشتہ گاڈ سے نہیں. ایسے ہے جیسے آپ نے شادی کر کے بیگم کو گھر لے کر آئے اور آپ اس کو بجلی کا بل بھی دے رہے ہیں, گیس کا بل بھی دے رہے ہیں, اس کے بھائی آ رہے ہیں اس کی عزت بھی کر رہے ہیں, اس کے ابا آ رہے ہیں سسر سمجھ کے ان کو بھی ریسپیکٹ دے رہے ہیں, آپ اس کو سوئٹزرلینڈ بھی لے گئے صرف خیالی میں نہیں حقیقت میں سچی مچی میں لے گئے, آپ اس کو ریسپیکٹ دے رہے ہیں, اس کے بچوں کی تربیت کر رہے ہیں, سارے حقوق ادا کر رہے ہیں, آپ جب بیگم کو ذرا سی کوئی بات کہتے ہیں تو وہ بیگم کہتی او مائی ہسبینڈ, جیسے گورا کہتے ہیں او مائی گاڈ, آپ اسے کہتے ہیں آج تم اپنے ہاتھوں سے چائے بنا کے پلا دو, کہتی او مائی ہسبینڈ کیسی باتیں کر رہے ہو آپ. پھر آپ ایک دن اسے کہتے ہیں بیگم ایسا کرو کہ آج کھانا تم بنا دو, آج ہوٹل سے نہیں آئے گا, او مائی ہسبینڈ, او مائی گاڈ ہی ہے نا وہ, جیسے وہ کہتے ہیں. آپ کہتے ہیں اچھا آج دسترخوان تم اٹھا لو, وہ دو آدمی ملے نا, دو آدمی, یار میں یہ ٹاپک نہ رہ جائے, میں دائیں بائیں جاتا ہوں نا ٹاپک رہ جاتا ہے, دو بندے ملے, دوست تھے پرانے, ایک نے کئی عرصے بعد ملے, ایک نے پوچھا ہاں بھائی بتا تیری شادی کے بعد زندگی کیسے گزر رہی ہے. اب اس کی گزر بڑی خراب رہی تھی, بیوی کا غلام بنا ہوا تھا یہ, لیکن یہ نہیں چاہتا تھا کہ میری بے عزتی ہو, تو اس نے کہا میں ایسے اسٹائل سے بیان کرتا ہوں کہ بات بھی صحیح ہو جائے اور میری بےزتی بھی نہ ہو. تو اس نے اپنے دوست سے کہا یار میری تو بڑی اچھی گزر رہی ہے, صبح میں 6 بجے اٹھتا ہوں الحمدللہ, چائے چونکہ میں اپنے ہاتھ کی پیتا ہوں اس لیے میں خود بناتا ہوں, بیگم کو نہیں کہتا, اور ناشتہ بھی جو ہے نا اپنی مرضی کا مجھے چاہیے ہوتا ہے وہ بھی میں خود بناتا ہوں, اور اس کا فائدہ ہوتا ہے کہ بیگم کو کھلا دیتا ہوں تو اس سے وہ بھی شکریہ ادا کر دیتی ہے, تو اپنی ذلت چھپانا چاہ رہا ہے نا. اور اللہ کا فضل ہے جب میں آفس سے گھر آتا ہوں تو چائے تو میں نے تجھے بتایا تھا اپنے ہاتھ کی پیتا ہوں, تو میں چائے خود بناتا ہوں, اور پھر جب بنا ہی رہا ہوتا ہوں تو ایک کپ اس میں زیادہ بیگم کو بھی پلا دیتا ہوں. اس کے بعد جو رات کا کھانا ہے وہ میں اس لیے بناتا ہوں کہ برتن بھی وہ میرے ساتھ دھوتی ہے, کیونکہ لہذا مجھے فرض بنتا ہے کہ جب وہ برتن میرے ساتھ دھو رہی ہے مل کے تو کم از کم کھانا میں خود بنا لوں, اور جب اتنے سارے کام میں اپنے ہاتھ سے کر لیتا ہوں تو پھر میں سوچتا ہوں کہ کپڑے بھی دھو لو یار, کیا جا رہا ہے انسانیت کی خدمت کا ثواب ملے, اور اللہ کا شکر بڑی اچھی زندگی گزر رہی ہے, تو سنا کیسی گزر رہی ہے. اس نے کہا میری بھی کتے جیسی گزر رہی ہے, لیکن مجھے ایسے بتانا نہیں آتا جیسے تو بتا رہا ہے. یہ لطیفہ ہمیں سنایا حضرت فیروز میمن صاحب دامت برکاتہم, ان کی خانقاہ میں گئے ہوں. اس نے کہا گزر میری بھی کتوں کی طرح رہی ہے جیسے تیری گزر رہی ہے, لیکن مجھے ایسے بتانا نہیں آتا جیسے تو بتا رہا ہے. تو بتانا تجھے بڑا ٹائٹ طریقے سے آتا ہے. تو اب آپ بتاؤ, آپ نے بیگم سے بولا بیگم سارے کام میں کر رہا ہوں تم یہ دسترخوان اٹھا لو, کہتی او مائی ہسبینڈ, ایک دن آپ کو غصہ آئے گا خدا کے لیے مجھے ہسبینڈ کے علاوہ کچھ اور بول دے, یہ ہسبینڈ کہہ کے میری توہین نہ کیا کر, یہ رسپیکٹ کی مجھے بالکل بھی ضرورت, تو مجھے وسیم کہہ دے, مجھے غفار بھائی کہہ دے, کچھ بھی کہہ دے, خدا کا واسطہ یہ ہسبینڈ کے تکلف کی بالکل بھی ضرورت, یہ تکلف نہ کیا کر, تو ایسے احسان جتلا رہی ہے جیسے تو مجھے اپنا ہسبینڈ मैं तो तू मुझे अपना हस्बैंड मानती है। तो इस तरह मेरे भाई ये गॉड का जो तसव्वुर जो हम लोगों ने बना लिया है सिर्फ बात बात पे खुदा की कसम अल्लाह की कसम अल्लाह का वास्ता अल्लाह के नाम पे यही चल रहा है और चंद रसूमात रह गई है। बकरीद पे एक जानवर काट लेते हैं क्योंकि फोड़ना फाड़ने का मौका भी मिल जाता है। मैं क्या ख्याल है, हज हो जाता है थोड़ा सा तफरी भी हो जाती है उसमें, उमरा हो जाता है थोड़ी सी तफरी भी हो जाती है उसमें, और अल्लाह भला करे आपका ईद में हम मना लेते हैं मुसलमान है क्योंकि बहरहाल ईद का अपना एंजॉय करते हैं उसको, रमजान के रोजे सर्दियों में रख लेते हैं थोड़ा सा, डॉक्टर भी कहते हैं रख लो गर्मियों में, अब लोग सोच रहे होते हैं हमारे पास तो केस आ रहे होते हैं यार आज मैंने रोजे की नीयत नहीं की, देखना कि गर्मी ज्यादा है तो नहीं रखूंगा, अगर नहीं हुई तो फिर नीयत कर लूंगा, इस तरह के सेटअप चल पड़ा है। तो अल्लाह मियां को ऐसे खुदा मानने की जरूरत बोलो नहीं है, बिल्कुल भी नहीं है। अबू जहल जो कलमा नहीं पढ़ता था ना उसको पता था पढ़ने के बाद बड़े मसले खड़े हो जाएंगे, ऐसा ही नहीं होगा कि अगर अबू जहल इस दौर में पैदा होता कहता यार मैं खाम खामे मैंने बिला वजह कलमे का इंकार किया, यार पढ़ लेता क्या जा रहा था, 1400 साल से गालियां पड़ रही हैं मुझे। उसको पता था भाई मानने का मतलब क्या है, फिर अल्लाह की भी माननी पड़ेगी, समझते हैं कि नहीं समझते हैं। तो अल्लाह ताला ने जो अहकाम दिए हैं मेरे भाई जब आप मानते हो तो उन अहकाम को फॉलो करना पड़ेगा, नहीं करोगे दुनिया में कुछ भी नहीं होता, सारा धोखा यहां से होता है। क्योंकि हम देखते हैं कि जो बेनमाजी है उसको भी उतनी रोटियां मिलती हैं, जो नमाजी है उसको भी उतनी रोटियां मिलती हैं, जो दाढ़ी जिसने रख ली वो भी वैसे ही है, बगैर दाढ़ी के भी वैसे ही है, और बल्कि वो थोड़ा ज्यादा पढ़ा लिखा कहलाता है, और जनाब जिसने सूद से बच गया सूदी बैंक में जॉब छोड़ दी वो ज्यादा टेंशन में आया हुआ होता है, जो बैंक का मैनेजर बना हुआ है वो नोट छाप रहा होता है बैठ के, और जनाब अल्लाह भला करे आपका जो बहन की विरासत दे देता है वो तो टेंशन में आता है, जो खा जाता है आज उनके मजे हैं, क्या ख्याल है। तो कोई आसमान नहीं है। लूत अलैहि सलाम का वाकया वो अल्लाह ने लड़कों से बदफेली की वजह से पूरी कौम को पटक दिया, हम तो देख रहे हैं अब तो कानून पास हो रहे हैं दुनिया में, इसको लीगल करार दिया जा रहा है, ना आसमान फट रहा है ना जमीन फट रही है, कुछ भी नहीं हो रहा, पता नहीं है मौलवियों की बनाई हुई बातें हैं। और असातीरुल अव्वलीन मुशरिकीन कहते थे पुराने लोगों के नसीहत करने के लिए किस्से कहानियां हैं, क्योंकि मोटिवेशन के लिए कुछ ना कुछ तो किस्से चाहिए ना सुनाने, तो ये सुना देते हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कुछ वाकया सुना देते हैं कि ऐसा हुआ था वंस अपॉन अ टाइम ऐसा हुआ था, तो पुराने किस्से हैं कोई कुछ भी नहीं है। इन हिया इल्ला हयातुन दुनिया, सिर्फ ये हमारी दुनिया की जिंदगी है, नमूतु व नहया, एक नेचुरल प्रोसेस है, हम पैदा भी होते हैं मरते भी हैं, हम भी पैदा हो गए जहां इतने लोग हो रहे थे तो हम भी मार्केट में आ गए, ठीक है ना, तो सबकी मां की छातियों में दूध पैदा होता है, हमारी मां की छातियों में भी हो गया, सबको बचपन में मां की ममता मिलती है हमें भी मिल गई, सबका आसमान से बारिशें जब बरसती हैं तो सब पीते हैं पानी हम भी पी लेते हैं, खरबूजे पैदा होते हैं तो वो आज से थोड़ी हो रहे हैं कोई, ये खरबूजे पे पूरा मुफ्ती साहब ने आधा घंटा बयान कर दिया, ये क्या बात हुई भाई, कोई खरबूजा पहली दफा थोड़ी पैदा हुआ है, आज हमेशा से पैदा हो रहा है, खा रहे हैं खरबूजे के वो भी बनता है, उसके फ्रूट चाट भी बनता है, अनार भी बनता है, सब्जियां भी होती हैं, खा रहे हैं पी रहे हैं, ये क्या इन ही अल्लाह हयातुन दुनिया नमूतु व नहया, मरते भी हैं जिंदा भी होते हैं, तो एक दिन आएगा हम 50 साल के 60 साल के और 70 80 85 साल के होके बिलाखिर इंतकाल कर जाएंगे, तो एक दिन मर जाएंगे तो कब्र में दफना दिए जाएंगे, फिर कीड़े आके लाश को खा के खत्म कर देंगे, मौलवियों की बातें, फरिश्ता आता है पूछता है मन रब्बुक तुम्हारा रब कौन है, ना फरिश्ता किसी ने देखा ना कोई जो है वो सवालात कभी कब्र खोल के हमें नजर आए कि अंदर हो क्या रहा है, ना हमें कभी कब्र में आग नजर आई कि जहन्नम के गढ़ों में से गढ़ा है, ना कभी कब्र में हमें कोई बाग नजर आया कि जन्नत के बागात में से एक बाग है, सब बनाई हुई बातें हैं किस्से हैं कहानियां हैं, खरबूजे खाओ और मौज मस्ती करो और जिंदगी गुजार के पतली गली से निकल जाओ, नहीं आ रही बात मेरा ख्याल है। तो ये लाइफ स्टाइल है आज किसका, हाँ कभी कभार टोपी पहन लेता है क्योंकि कल्चर है हमारा, इस्लाम कल्चर का हिस्सा है ना, जैसे 25 दिसंबर को जितने भी क्रिश्चियन है ना चाहे वो क्रिश्चियनिटी को नहीं मानते हो लेकिन वो मेजॉरिटी उनमें चर्च चली जाती है कि यार बाप दादा से एक चीज चली आ रही है कि 25 दिसंबर को तो चर्च में चले जाओ ना, तो ऐसे ही मुसलमान कहता है भाई कोई भी नमाज ना पढ़ो, जुम्मे को तो थोड़ा नहा धो लिया करो, इस बहाने आदमी थोड़ा सा नहा धो लेता है, क्या ख्याल है, टोपी पहन लिया करो थोड़ा मुसलमान मुसलमान लगता है देखने में, समझ में आ रही है, और खतने भी करा लेते हैं, और यार मर गए तो जनाजा पढ़वा लो, हर एक कौम का मरने का एक खास तरीका होता है, हम थोड़ा चूंकि मुस्लिम टाइप के और जरा प्रोटोकॉल के साथ दफन हो जाता है, जनाजा वनाजा अगर बिलफर्ज बख्शिश होनी हुई तो हो जाएगी, नहीं हुई तो कीड़े वीड़े खा के क्या कर देंगे भाई, इसका भी इम्कान है ना, ऐसा ना हो कि वाकई सच्ची मुच्ची का कब्र का अजाब ही निकले, तो थोड़ा सा सेफ साइड भी रखी हुई है मुसलमान ने। थोड़ा सा क्या रखा हुआ है यार, एक थोड़ा सा अपने लिए रखो, थोड़ा बहुत, तभी मस्जिद में आके कभी चंदे के बॉक्स में थोड़े से पैसे डाल देते हैं यार। बिल फर्ज अगर ये सब सच निकला तो मैं तो चौड़े में आ जाऊंगा, यही होता है ना। तो यार थोड़ा बहुत तो यार एक कुआं खुदवा दो यार, एक पंखा लगा दो अब्बा के नाम का, शायद अब्बा टेंशन में हो वहां पे, तो हो सकता है पंखा लगाने से शायद कुछ हो जाए, नहीं तो कीड़े ने खा के खत्म कर दिया तो ग्रेवी। ये कॉन्सेप्ट मुसलमान का इस वक्त बोलो ना चल रहा है। ये वो तस्वुर नहीं है जिसकी बेस पर आप अपनी लाइफ को बिल्कुल तब्दील कर लो। इसमें आप ट्रायल बेसिस पे थोड़ा थोड़ा इस्लाम को फॉलो करोगे कि बिलफर्ज अगर जन्नत जहन्नम सच्ची मुच्ची में निकल आई तो कुछ बख्शीश के थोड़े बहुत चांसेस हमारे पास होने चाहिए, लेकिन जब ये तरद्दुद और शक होगा तो इंसान बड़ी कुर्बानी नहीं दे सकता, वो कल्चर से नहीं टक्कर ले सकता, वो जान नहीं दे सकता, वो कल्चर के मुखालिफ, वो खानदान की मुखालफत बोलो नहीं कर सकता, वो बिलाल हबशी की तरह ऐसा नहीं कर सकता कि पूरी कौम को छोड़ दे, गुलाम हो और उनके सीने पे गरम पत्थर रखे जा रहे हो और वहां भी अहद अहद का वो नारा लगा रहे हो, ऐसा नहीं हो सकता। तो भाई एक तरफ हो जाओ, या तो पूरे मुस्लिम बन जाओ या पूरे उधर को हो जाओ। अब अगर आखिरत नहीं है तो ये टोपी पहनने के तकल्लुफ की भी जरूरत नहीं है, ये जुमे की नमाज पढ़ने के इस तकल्लुफ की भी जरूरत बोलो ना नहीं है, ईद मना लिया करो खुशी होती है, नमाज पढ़ने के लिए आने की जरूरत, वैसे भी ईद की नमाज आती भी नहीं लोगों को, एक दूसरे को देख के यूं 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 कर रहे होते हैं कि पता नहीं कितनी दफा करना है। मैं तो ईद की नमाज जब पढ़ाता हूं लोग मुझे कहते हैं तरीका बताओ, मैं कहता हूं इतना टाइम तरीके में लगेगा, इतना टाइम ईद की नमाज में नहीं लगता समझाने में, तो मैं कहता हूं भाई जो साथ वाला कर रहा है वो कर ले हो जाएगी, जैसे जैसे मैं करूं पीछे वाले लोग वही करें और उनके साइड वाले उन्हीं को देख के करें, जब 6-7 दफा नमाज पढ़ेंगे इंशाल्लाह नमाज पढ़ना आ जाएगी। तो भाई इस्लाम ये नहीं है, ऐसे बख्शीश नहीं होगी। अल्लाह ने कहा तमत्तउ उड़ा लो मजे, खा लो खरबूजे जिसकी आज आधा घंटा हमने मिसाल दी है, खा लो आम नाशपाती, देखो यूट्यूब भरा हुआ है मेडिकल साइंस के टोटकों से, अनार के ये फायदे और जनाब कोलेस्ट्रॉल कम करना है तो ये खाओ और वो खाओ, कोई इस पे गौर करने के लिए तैयार नहीं है कि ये तमाम चीजें पैदा किसने की हैं भाई। कोई भी चैनल मेडिकल साइंस का पैसे कमाने का तरीका बता रहा हूं, मिलियंस सब्सक्राइबर होंगे, मिलियंस उसके लिसनर होंगे, कोई भी मंजन बेच रहा हूं ना बैठ के, अल्लाह की बात सुनने के लिए बहुत कम लोग तैयार हैं। तो अल्लाह की नजर में सबसे ज्यादा अहमियत अपनी बात की है, खरबूजों की नहीं है, गंदम की नहीं है, बिजनेस की नहीं है, ये तो फना होने वाली चीजें हैं। अल्लाह की नजर में अगर इस तरक्की जो आज जिसको तरक्की कहा जाता है, एक तरक्की तो वो जिसका इस्लाम कायल है, उसके हम भी कायल हैं, एक तरक्की जो सिर्फ मादी तरक्की है जिसमें खुदा को निकाल दो आप बीच से, ये तरक्की फिरौन के पास ज्यादा थी और मूसा अलैहिस्सलाम के पास बिल्कुल भी नहीं थी। फिरौन, बस ये बात करके बयान खत्म करता हूं, फिरौन मूसा अलैहिस्सलाम को ताने देता था, अम अना खैरुम मिन हादल्लज़ी हुआ महीन, ए लोगो मेरे पास मिस्र की हुकूमत, हादिहिल अनहारु तजरी मिन तहती, ये नहरें मेरे बागात में से बहती हैं, मेरा बाग देखो, मेरा महल देखो, मेरी तरक्की, मेरी पावर, जो आप जो आज यूरोप और अमेरिका में यही तो है ना, कुछ मेरे पास है। अम अना खैरुम मिन हादल्लज़ी हुआ महीन, मूसा के पास कुछ भी नहीं है, लौला उल्की अलैहि अस्विरतुम मिन ज़हब, इसके हाथ में सोने के कंगन क्यों नहीं है, मूसा के हाथ में ये गरीब क्यों है, ये गुलाम कौम में क्यों पैदा हो गया, इसके पास तो कुछ भी नहीं है। महीन का मतलब इज्जत भी वो नहीं है जो मेरी इज्जत है, रिस्पेक्ट भी लोग किसकी करते हैं, मूसा गली से गुजरेगा शायद कोई 2-4 लोग सलाम कर ले, मैं जब गली से गुजरता हूं झुक झुक के लोग सलाम करते हैं, रिस्पेक्ट देते हैं, सजदा करते हैं मेरे सामने। तो बताओ फिरौन धोखे में था कि नहीं था, मूसा कह रहे थे मैं तुझे अपनी तरफ नहीं बुला रहा, तुझे जिस खुदा ने पैदा किया है ना उसने मुझे तेरे पास भेजा है, मेरे से तेरा पड्डा नहीं है, तेरा पड्डा किससे हो रहा है, तू लड़ उस खुदा से रहा है, मैं तो उसका नुमाइंदा हूं, मेरे जिम्मे काम बात पहुंचा देना, मनवाना मेरे जिम्मे नहीं है, मैं तो बात पहुंचा दूंगा बाकी। और मूसा अलैहिस्सलाम को भी नहीं पता था कि खुदा मदद कैसे करेगा, अल्लाह मियां मूसा अलैहिस्सलाम से कहते रहे कि बस पैगाम देते रहो, तो मूसा अलैहिस्सलाम भी परेशान कि पैगाम दूंगा रिजल्ट क्या निकलेगा, کیسے نکلے گا؟ اللہ نے کہا یہ آپ کا مسئلہ نہیں ہے، یہ کس کا ہے، یہ میرا مسئلہ ہے۔ تبھی تو بنی اسرائیل موسیٰ علیہ السلام کے پاس آئے اور کہنے لگے یا موسیٰ اوزینا من قبل ان تأتینا ومن بعد ما جئتنا، اے موسیٰ تیرے آنے سے پہلے بھی ہم مصیبت میں تھے اور تیرے آنے کے بعد مصیبت کم ہونے کے بجائے بڑھ گئی ہے، کم نہیں ہو رہی، تو کوئی فائدہ تو ہو نہیں رہا تیرے آنے کا۔ تو موسیٰ علیہ السلام نے جواب میں یہ تھوڑی کہا کہ ایکچولی ابھی ایسا ہونے والا ہے کہ فرعون جو ہے نا وہ ٹھیک ہے، اس کا روب ہے، طاقت ہے، دبدبا ہے، لیکن میری ریسرچ ہے، ایک تحقیق ہے میری ریسرچ ہے، میں نے ماہرین کو بلایا ہے، ماہرین معیشت بھی آئے ہیں، وہ بھی کہہ رہے ہیں بھی معاشی بحران آنے والا ہے مصر میں، اور محکمہ موسمیات والے کہہ رہے ہیں، جو بھی سائنسدان تھے انہوں نے کہا بارشیں بند ہونے والی ہے، یہ ہونے والا ہے، پھر یوں ہوگا کہ ہم مصر سے نکلیں گے، پھر فرعون ہمارے پیچھے آئے گا، پھر راستہ بند ہوگا، پھر ہم دریا پار کریں گے تو دریا دو حصوں میں ڈیوائڈ ہو جائے گا، فرعون وہاں غرق ہو جائے گا۔ موسیٰ کو کچھ بھی معلوم نہیں تھا، ان کو یہ تھا کہ یا قوم استعینوا باللہ، اے میری قوم جس خدا نے ہمیں اس کام پہ لگایا ہے مدد اسی سے طلب کرو، کیسے کرے گا یہ ہمارا مسئلہ نہیں ہے، جو خدا ماں کی چھاتیوں میں بچہ پیدا ہوتے ہی دودھ پیدا کر دیتا ہے وہ سب کچھ کر سکتا ہے، وہ جب تمہیں نجات دینا چاہے گا کیسے دے گا، وہ بتا دے، پھر یہ غیب تھوڑی رہا۔ آج جو آدمی گناہ کرتا ہے نا وہ یہ سمجھتا ہے کہ مجھے کوئی نقصان نہیں ہو رہا، او بھائی اگر نقصان نظر آنا شروع ہو جائے پھر تو گورے بھی چھوڑ دیں، پھر تو ہندو بھی گرل فرینڈ بنانا چھوڑ دیں، نقصان خدا جب دکھائے گا تو آزمائش کا ٹائم ختم ہو جائے گا، یہ تو جب تک مہلت دی جا رہی ہے جب تک نظر نہیں آ رہا، جب فرعون کو جب تک نظر نہیں آیا بڑی مہلت دی اللہ نے، آخر ٹائم تک مہلت دی، دریا کے پاس بنی اسرائیل کو لا کے روک لیا، پھر فرعون کو مہلت دی، اب بھی مہلت ہے، فرعون طاقت کے نشے میں، اس نے کہا آگے دریا ہے پیچھے میں ہوں، اب تو ان سب کو پکڑ کے ماریں گے ہم، ایسی طاقت کے نشے میں۔ پھر کیا ہوا، کتنے عرصہ موسیٰ علیہ السلام سمجھاتے رہے نا، اس کی کھوپڑی میں بات نہیں ہے، وہ گراؤنڈ ریالٹی کو دیکھ رہا تھا، یار ریالٹی تو یہی ہے کہ پاور میرے پاس ہے، حکومت میرے پاس ہے، پیسہ میرے پاس ہے، فوج میری مضبوط، اور یہ لوگ تو ڈر کے اب بھاگ رہے ہیں، یہ تو بھاگنے والی قوم کبھی بھی لڑ نہیں سکتی، نہ ان کے پاس اسلحہ ہے، اور بھاگ کے آگے دریا ہے، تو دریا میں یا تو مریں گے یا ہم گرفتار کریں گے، اب تو فتح ہی فتح ہے۔ وہ یہ نہیں دیکھ رہا تھا کہ بھائی تیرا پھڈا موسیٰ سے نہیں ہے، تیرا پھڈا کس سے ہے، خدا سے ہے۔ تو یہ جو ظاہر پرست دنیا پرست لوگ ہیں نا، یہ زمینی نقشوں کو دیکھ کے دھوکے میں آتے ہیں، اور عقل مند انسان نقشے بنانے والے کو دیکھتا ہے کہ بنانے والا کون ہے، خدا ہے، وہ ان نقشوں کا محتاج نہیں ہے۔ پھر کیا ہوا ہے، آگے جب دریا حصوں میں تقسیم ہوا ہے تو کتنا بڑا معجزہ اس نے اپنی آنکھوں سے دیکھا فرعون نے، اس وقت اس کو عقل آ جانی چاہیے تھی، بھائی یہ زمین کبھی ایسے دریا ہم نے پھٹتے ہوئے نہیں دیکھا، یہ تو کچھ خدا کی طاقت ان کے ساتھ ہے۔ لیکن آپ جب عقل خواہش میں پڑتی ہے نا انسان کی، طاقت کے نشے میں ہوتا ہے، تو خدائی کمالات خدائی طاقتیں سب ایک طرف رہ جاتی ہیں، پھر نہیں سمجھ میں آتا انسان کے۔ تو ادھر موسیٰ علیہ السلام پار ہوئے، اس بے وقوف کو اتنی عقل نہیں تھی کہ یہ تیرے سامنے کھلا ہے، حالانکہ آج تک دریا کبھی ایسے دو حصوں میں تقسیم نہیں ہوا، یہ ان کے ساتھ ہے، یہ تیرے ساتھ کیسے ہوگا، اور گھوڑے ڈال دیے، اللہ نے آخری مہلت دی اس کو کہ اب بھی سدھر جا۔ لیکن سدھرنے کا مطلب پتہ کیا تھا، کہ آج سے موسیٰ بڑے ہیں، میں کیا ہوں، چھوٹا ہوں، اس لیے نہیں سدھر رہا تھا، ورنہ فرعون کے لیے کوئی مشکل نہیں تھا، فرعون کہتا ٹھیک ہے موسیٰ اللہ کے پیغمبر ہے، میں مانتا ہوں اللہ کو، حکومت میری رہے گی، ریاست کس کی رہے گی، میری رہے گی، اور بڑی اسرائیل غلام بن کے رہیں گے، اور پھر بھی میرا ہی لا چلے گا۔ فرعون کو پتا تھا کہ بھائی میں نے اگر مان لیا نا موسیٰ پیغمبر ہیں، تو پھر قوم کہے گی جب یہ اللہ کے نمائندے ہیں تو اللہ جو بات کہے گا وہ صحیح ہوگی، تیری پالیسیاں غلط ہو سکتی ہیں، اللہ کی غلط نہیں ہو سکتی، تو پھر ان کا سکہ چلے گا، یہ پرابلم تھی فرعون کو، ورنہ ماننے میں کیا جا رہا تھا بھائی، وہ بھی کہتا تھا او مائی گاڈ، کتنا ٹائم لگتا اس کو کہنے میں، اور ہو سکتا ہے کہہ دیا اس نے او مائی گاڈ یہ کیا ہو رہا ہے، اس کو پتا تھا ماننے کا مطلب وہ نہیں ہے جو 15ویں صدی کے مسلمان مانتے ہیں، ماننے کا مطلب پھر یہ بڑے میں چھوٹا، تو یہ بڑا مسئلہ ہے، اور ہمارے لبرل طبقے کے ساتھ بھی مسئلہ یہی ہے، یہ کورٹ کو مانتے ہیں، وکلا کو مانتے ہیں، ریاست کو مانتے ہیں، اسلام کو کیوں نہیں مانتے، اسلام کو مانیں گے تو مولوی کو ماننا پڑے گا ان کو، پھر مولوی سے فتویٰ لینا پڑے گا، اس سے ہی جان چھوڑاتے ہیں یار، یہ میٹرک پاس ہوتے نہیں ہیں اور پی ایچ ڈی کو یہ بتائیں گے کہ حلال کیا ہے حرام کیا ہے، نہیں آ رہی سمجھ میں یار۔ اب کتنے لوگ عدالت سے طلاق کا کورٹ سے خلع لے کر آتے ہیں، ہم ان کو کہتے ہیں یہ خلع نہیں ہے، خدا نے قرآن میں طلاق کا حق مرد کو دیا ہے، عورت کو نہیں دیا، کورٹ کو نہیں، سوائے چند کنڈیشن کے۔ نارملی کورٹ سے خلع نہیں ہوتا، عدالت جج اپنی بیوی کو ڈیورس دے سکتا ہے، ریاست کسی انسان کی بیوی کو طلاق نہیں دے سکتی، ریاست کا حق نہیں ہے، انسان کے بنیادی حقوق میں سے ہے کہ جس کی بیوی ہے طلاق وہی دے سکتا ہے اس کو۔ تو یہ جو لبرل وکلاء کہتے ہیں یار یہ مولوی کب سے آنے لگے ہیں عدالتوں میں، آپ فتویٰ دو نا کورٹ کے خلاف، بعض علماء نے فتویٰ دیا وہ کورٹ نے ان کو جیل بھیج دیا، دارال قرنگی کے مفتی صاحب نے فتویٰ دیا کہ یہ کورٹ کا خلع قلعدم ہے، تو کورٹ نے توہین کورٹ کے کیس میں کیا کر دیا، ان کو جیل کر دی۔ سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی؟ یہ تو اب چونکہ اتنے علماء اس کے خلاف بول رہے ہیں، یا میں نے اتنی دفعہ بول دیا ہے کہ وہ کس کس کو جیل بھیجیں گے، لیکن ہم عوام سے کہتے ہیں، اور میں تو کہتا ہوں یار بھیجو ایک دفعہ مجھے بھی جیل، میں جب جیل جاؤں گا پبلک پوچھے گی مفتی طارق مسعود مارکیٹ سے شارٹ چل رہے ہیں، کہاں ہیں بھائی، جیل گئے ہیں، کیوں گئے ہیں، انہوں نے کہہ دیا تھا یہ عدالت کا خلع قلعدم ہے، تو بات اٹھے گی تو نا، پھیلے گی تو دنیا میں۔ سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ وہ پھیل ہی جائے اس بہانے، ہو سکتا ہے اخباروں کی زینت بن جائے کہ یار یہ فتویٰ تو لوگ بولیں گے ہوا یہ واقعی کیا قلعدم ہے۔ تو اسلامی نظریاتی کونسل بھی اس پہ خاموش ہے۔ تو آپ سمجھیں جلدی سے، بس بات کو میں باقی سچی مچی میں سمیٹ رہا ہوں، تو یہ جو نہیں مانتے اسلام کو مانا، تو مولوی کو بھی کیا کرے گا بیچ میں لانا۔ اب مولویوں میں بہت ساری قسموں کے آڑے ترچھے مولوی بھی ہیں، نالائق بھی ہیں، حق پرست بھی ہیں، جیسے ڈاکٹروں میں ہوتے ہیں، حکیموں میں، ہر طرح کے ہوتے ہیں، تو مولویوں میں بھی، تو ان کو صحیح والے نظر نہیں آتے، دو نمبر ان کو نظر آتے ہیں، پھر وہ کہتے ہیں وہ مولانا یہ کر رہے ہیں، وہ بھائی دنیا میں صرف یہی تو نہیں ہے نا، آپ جاؤ بڑے بڑے مدرسے ہیں، بڑے بڑے اسکالرز ہیں، آپ ان کے پاس جاؤ۔ تو خیر میں آپ سے عرض کر رہا تھا، جیسے فرعون کو توہین محسوس ہو رہی تھی کہ میری قوم کا ایک آدمی جو میرے محل میں پلا بڑا، آج وہ مجھے کیسے نصیحت کر رہا ہے، میں نے اگر مان لیا تو میں چھوٹا یہ بڑا، تو میں نہیں مانتا کیونکہ میں قانون میرا ہی چلے گا، سکہ میرا ہی چلے گا، تو اتنا کچھ دیکھنے کے بعد بھی یہ نہیں۔ اس کو پتا ہے کیا علاج تھا فرعون کے پاس، ایک چیز سوچتا نا تو عقل آ جاتی، وہ سوچ نہیں رہا تھا، وہ یہ دیکھ رہا تھا میری حکومت، میرا پیسہ میں کیسے چھوڑ دوں، آج جو بینک میں جو سودی بینک میں جاب کر رہا ہے وہ کہتا ہے میں کیسے چھوڑ دوں اتنا پیسہ، جو شراب پی رہا ہے وہ کہہ رہا ہے کیسے چھوڑ دوں اتنے مزے، جو انٹرنیٹ پہ فوش فلمیں دیکھ رہا ہے وہ کہہ رہا ہے کیسے چھوڑ دوں ایسے مزے، یہی ہوتا ہے نا، جو زنا کر رہا ہے یار کیسے چھوڑ دوں فری پھوکٹ کے ایسے مزے، جس نے گرل فرینڈ رکھی ہوئی یار کیسے چھوڑ دوں ایسے مزے میں، بہن سے بات کرو وہ مزہ ہی نہیں ہے، ماں سے بات کرو مزہ ہی نہیں ہے، لڑکی کا فون آ جائے ایک دم جذبات مشتعل ہو جاتے ہیں، گھنٹوں گھنٹوں لگے رہتے ہیں بات چیت میں، تو مزہ ہی نہیں ہے نا سارا مسئلہ۔ تو فرعون بھی تو یہ سوچ رہا تھا یار سارے مزے خراب ہو جائیں گے، سر پہ میرے ٹوپی آ جائے گی، مسجد میں سب میں کھڑا ہوں گا، فرعون نماز پڑھ رہے ہیں، موسیٰ علیہ السلام نماز پڑھا رہے ہیں اس کو، ہے بھائی یہی ہوگا نا، کیا خیال ہے بھائی؟ موسیٰ علیہ السلام کہہ رہے چل بھائی حج پہ چل، فرعون حج پہ جا رہا ہے احرام باندھ کے، فرعون کے سارے مزے کیا ہو گئے بولو، خراب ہو گئے۔ ایک چیز فرعون اس وقت سوچ لیتا نا، وہ یہ سوچ لیتا کہ یہ مزے تو ویسے ہی ختم ہو جانے ہیں بھائی، تھوڑے دنوں میں، ہمیشہ کے لیے تھوڑی ہے، کیا خیال ہے، 10 سال رہیں گے، 20 سال رہیں گے، 30 سال رہیں گے، اگر ابھی نہیں مرا، اس دریا میں نہیں ہلاک ہوا، اللہ نے ابھی بھی مہلت دے دی، تو کب تک؟ ہم سے پہلے بڑے بڑے فنٹر آئے ہیں، وہ دنیا سے چلے گا۔ مجھے بتاؤ جو فوش فلمیں دیکھ رہے ہیں انٹرنیٹ پہ، کب تک دیکھے گا میرے بھائی؟ ایک دن چھوڑنے پڑیں گے، کیونکہ آپ کے اندر جذبات ہی ختم ہو جائیں گے، پتھر بن جاؤ گے بڑھاپے میں۔ وہ ڈاکٹر کہتے ہیں ٹیسٹوسٹیرون لیول جو ہوتا ہے نا مرد میں، وہ عمر کے ساتھ ساتھ کیا ہوتا ہے، جس کی وجہ سے مردانہ جذبات ہوتے ہیں، وہ ایج بڑھنے کے ساتھ ساتھ جیسے جیسے عمر بڑھتی ہے، ٹیسٹوسٹیرون جو لیول ہے وہ آہستہ آہستہ عمر کے ساتھ ساتھ کیا ہوتا ہے، نیچے، وہ جذبات کیا ہونا شروع ہو جاتے ہیں، کم۔ تبھی نوجوان لوگ، جب میں چار شادی کی بات کرتا ہوں، نوجوان بڑے جوش میں آتے ہیں، بوڑھے کہتے ہیں کاش 20 سال پہلے ہم آپ کا بیان سن لیتے، کاش آپ اس وقت کہاں تھے۔ ایسے کئی بزرگ ہیں جو میرے پاس ہے، کہنا یار 20 سال پہلے، یار کم از کم 15 سال ہی پہلے مل جاتے آپ۔ تو پھر میں ان کو شعر سناتا ہوں، پانی وانی کی بات کرتے ہو، دل جلانے کی بات کرتے ہو، 6 مہینے سے منہ نہیں دھویا، تم نہانے کی بات کرتے ہو۔ تو وہ یہی کہتے ہیں، اور میں ان بزرگوں سے کہتا ہوں اچھا ہوا آپ نے نہیں کی، کیونکہ دوسری شادی پہ بیان سننے میں جتنا مزہ ہے نا، کرنے میں اس سے ڈبل ٹینشن ہے۔ یہ سننے کی بڑی مزے کی چیز ہے، بڑا انجوائے کرتے ہیں، چار شادیاں، چار بیویاں اور بچے، اور ایک بیگم کو کھانا اچھا بنانا آتا ہے، اس کی شکل بہت اچھی ہے، اس کا خاندان بہت اچھا ہے اور یہ ایجوکیٹڈ ہے۔ ایک صاحب مجھے کہنے لگے، وہاں لانڈی سے آئے میرے پاس، انجینئر تھے وہ، کہنے لگے میں دوسری شادی کرنا چاہتا ہوں۔ میں نے کہا کس سلسلے میں؟ کہتے ہیں اصل میں میری ایک وائف ایسی ہے جو گھر کے کام کاج کرتی ہے، تو کھانا وانا نہیں بنانا آتا، تو میں دوسری وائف لا کے رکھوں گا، کام یہ کرے گی، جھاڑو پوچھا، کھانا وہ بنا دے گی۔ میں نے کہا مریخ سے تو نہیں آئے میرے بھائی، آپ اسی زمین پہ رہتے ہو، آپ لوکیشن ذرا بتاؤ، آپ کہاں ہو؟ کہہ رہے لانڈی۔ میں نے کہا ہو سکتا ہے چاند پہ بھی کوئی لانڈی وانڈی ہو۔ کہہ رہے کیوں؟ میں نے کہا آپ یہ سمجھ رہے ہو کہ آپ جب لیٹو گے تکلیف ہوگی تو ایک آپ کے پاؤں دبائے گی اور ایک آپ کے سر دبائے گی، یہی ہے نا۔ اب ظاہر ہے جو سر دبا رہی ہوتی ہے اس کے ہاتھ پاؤں تک نہیں پہنچتے، تو دو بیویاں ہوں گی۔ میں نے کہا پھر تیسری بھی کر لو، وہ آپ کا یہ والا کندھا دبائے گی، چوتھی یہ والا کندھا دبائے گی۔ میں نے کہا بھائی تو کس دنیا میں رہ رہا ہے؟ میں نے کہا جب تو دوسری کرے گا نا، جو کام کر رہی ہے نا وہ کام کرنا چھوڑ دے گی۔ سمجھ میں آ رہی ہے بات؟ وہ کام کرنا بولے گی اب تیرے کو ایک اور چاہیے تو میں کیوں کروں کام؟ اور میں نے کہا آپ کام بھی کرو گے اور اس کے علاوہ ایک اور کام، دونوں میں ساری زندگی سلو کراتے رہو گے بیٹھ کے۔ اور میں نے کہا جب دونوں کو آپ ایک ساتھ رکھو گے تو یہ جو عام ہیلمٹ ہے نا، جو لوکل ہیلمٹ، یہ نہیں چلے گا۔ امپورٹڈ ہیلمٹ جو باقاعدہ میرے کو جاننے والے ہیں ڈیفنس میں، ان کا ہیلمٹ کا بزنس ہے، میں نے بائک کے لیے ان سے ہیلمٹ لیا ہے، کہنے کو تو بائک کے لیے لیا ہے، باقی آپ سمجھدار ہیں، تو وہ ہیلمٹ بہت مضبوط ہیلمٹ ہوتا ہے۔ میں نے کہا جب دونوں ایک ساتھ رہیں گی تو آپ وہ ہیلمٹ پہن کے گھر جاؤ گے۔ تو کہنے لگا یار آپ تو منفی باتیں کر رہے ہیں، آپ تو اتنا اپریشیٹ کرتے ہیں۔ میں نے کہا بھائی میری پوری بیان سنا کرو، میں سمجھتا ہوں کہ یہ دو شادیاں چار شادیاں معاشرے کی ضرورت ہے، لیکن یہ جہاد ہے، تو جہاد سمجھ کے کرو، انجوائے کرنے کے لیے کرنے کی بالکل بھی ضرورت نہیں ہے۔ اور دونوں کو ایک ساتھ رکھو گے تو خود کہاں رہو گے؟ دونوں کو ایک ساتھ رکھنے کا تو میں قائل ہی نہیں ہوں، الگ الگ رکھو، اتنا دور رکھو کہ اس کو پتا نہ چلے کہ کہاں بیٹھا ہوا ہے، ورنہ اس کو پتا ہو گیا نا اس گھر میں بیٹھا ہوا ہے، وہ ٹائم نوٹ کرے گی اسٹاپ واچ لگا کے، ادھر 6 گھنٹے 3 منٹ 25 سیکنڈ ٹھہرا تھا اور میرے پاس 6 گھنٹے 3 منٹ 24 سیکنڈ میں کیوں اٹھائی ہے، وہ ایسے کیلکولیٹ کرے گی، اس کو پتا ہی نہ ہو بندہ ہے کہاں پہ۔ تو میں ڈرا نہیں رہا، میرا مقصد ہے کہ بھائی جہاد کی نیت سے کرو یار، یہ معاشرے کی کیا ہے، عورتیں زیادہ ہیں مرد کم ہیں، تو ان کو کیسے، جب زیادہ شادیاں نہیں کرو گے تو ان کو کیا کریں، کوئی حل ہی نہیں ہے نا۔ گورے کے پاس تو حل ہے کہ زنا کو عام کر دو، انہوں نے یہی کیا جب ان کے ہاں دوسری جنگ عظیم میں مرد شارٹ ہو گئے مارکیٹ سے، عورتیں بے تحاشا ہو گئی تھی۔ ایک رپورٹ کے مطابق 80% مرد، یعنی مردوں میں عورت کی نسبت 80% ریشو موت کا زیادہ، پوری دنیا میں لڑائی ہوئی تو مرد کتنے ہلاک ہوئے، عورتیں تھوڑی لڑ رہی تھی میدان میں آ کے۔ تو ان کے ہاں جب یورپ میں مرد مارکیٹ سے شارٹ ہوئے ہیں تو ان کو چاہیے تھا اسلام کی طرف آ جاتے، ایک مرد کو اجازت دے دو یار زیادہ کر لے، وہ اسلام سے تو بوجھ تھا کہ نہیں یار، وہ تو پھر وہی مولوی آ جائے گا بیچ میں، اسلام آ جائے گا، آج تک جس مذہب کی مخالفت کرتے رہے اس کو ماننا پڑے گا۔ ان کے مفکرین نے لکھا ہے کہ آپ کو اسلام کی طرف آنا پڑے گا، میرے جو کتاب ہے نا خطرناک چار شادیوں والی، اس میں میں نے ان کے حوالے دیے ہیں کہ انہوں نے کہا کہ آج سے 100 سال کے بعد ہمیں اسلام والا چار شادیوں والا نظریہ لینا پڑے گا، اس کے بغیر ہم اپنے خاندانی نظام کو نہیں بچا سکتے، بیڑا غرق ہو جائے گا۔ اس مفکر بیچارے گورے کو یہ نہیں پتا تھا کہ 100 سال کے بعد خاندانی نظام اتنا تباہ ہو جائے گا، تم چار کو رو رہے ہو ایک کا رواج بھی ختم ہو جائے گا، وہ رو رہا تھا چار کا، وہ ایک تو یہ ہو گیا ہے وہاں پہ۔ تو اب ہم کہتے ہیں یار یہ جو اتنے مرد جو نکاح کے قابل مرد ہیں وہ شارٹ ہیں، مارکیٹ میں ہے ہی نہیں، عورتیں بہت ہیں، تو کیسے ہوگی شادی ان کی؟ تو مجبوراً ایک آدمی کو 2-3 کرنی پڑیں گی، اور جہاد کی نیت سے اللہ کا حکم سمجھ کے، پھر اس میں یہ نہیں ہوگا ایک سر دبائے گی تو ایک پاؤں دبائے گی، پھر آپ نے یہ کہ جب وہ کوئی گلا دبائے گی تو میں کیسے بچوں گا، اس کی ٹریننگ کرنی ہے، آپ نے دوست کو بتایا یار گلا دبا کے دیکھ کتنی پاور میں مرتا ہوں اور کتنے میں سانس گھٹتا ہے۔ ثواب کی گارنٹی ہے، حالات کی گارنٹی نہیں ہے، ثواب کی اور اللہ کی مدد کی، ان دونوں چیزوں کی گارنٹی۔ اگر آپ جہاد کی نیت سے یہ کام کرو گے، دونوں کے، تینوں کے، چاروں کے حقوق پورے کرو گے، تو انشاءاللہ اللہ کی مدد، کیونکہ اللہ کو خوش کرنے کے لیے کر رہے ہو نا یہ کام، تو انشاءاللہ اللہ کی مدد ہوگی آپ کے ساتھ، اللہ آپ میں برداشت بھی پیدا کرے گا، اور پھر اس کی برکتیں پوری طور پر دنیاوی اخروی برکتیں حاصل ہوں گی۔ اللہ نے زنا میں نحوست رکھی ہے، نکاح میں اللہ نے برکت رکھی ہے۔ حضرت ابراہیم علیہ السلام کی زوجہ حاضرہ اور سارا یہ کتنی نیک عورتیں تھیں، ان میں بھی کچھ نہ کچھ چپکلش ہوئی ہے۔ حضرت زینب رضی اللہ تعالی عنہا، حضرت عائشہ کی سوکن، حضرت عائشہ کی باری ہے، حضرت زینب نے حلوہ بنا کے بھیج دیا۔ نبی صلی اللہ علیہ وسلم مسجد نبی میں اپنے حجرے کے باہر کھڑے ہوئے ہیں، صحابہ بھی بیٹھے ہوئے ہیں، حضرت عائشہ بھی تھی، اس وقت پردے کے حکام نہیں آئے تھے، امی عائشہ بھی موجود تھی۔ حضرت زینب نے جیسے ہی حلوہ بنا کے بھیجا ہے، امی عائشہ کو اتنا غصہ آیا کہ باری میری ہے، اس میں سوکن کی مداخلت کیوں ہو رہی ہے بھائی؟ آپ حلوہ کھلانا تھا، اپنی باری میں کھلا دیتی۔ امی عائشہ نے نبی کے ہاتھ سے وہ برتن لیا اور اٹھا کے پٹخ کے زمین پہ مار کے توڑ دیا۔ ہمارے نبی نے کیا کیا ہے؟ صحابہ کے سامنے یہ عمل ہوا ہے، گھر کے بند کمرے میں بھی نہیں۔ جب آپ کی بیوی دوستوں کے سامنے اگر یہ عمل کرے، پھر تو آپ غیرت کا مسئلہ بنا لیتے ہو، کیا خیال ہے بھائی؟ اصل میں میرے ساتھ ہو یہ رہا ہے، مجھے ایک واقعہ یاد آتا ہے کہ ایک آدمی گیا نا، تو دیکھا کہ گورنمنٹ کے دو ملازم کام کر رہے ہیں، ایک گڑا کھود رہا ہے، دوسرا اس میں مٹی بھر کے بند کر رہا ہے۔ اس کو عجیب سا لگا، یار یہ گڑا کھودتا کیوں اگر دوسرے نے مٹی بند؟ اس نے پوچھا، یار یہ کیا کر رہے ہو؟ انہوں نے کہا، بھائی ہم تین آدمیوں کے ذمے حکومت نے درخت لگاؤ مہم لگائی ہے، درخت لگاؤ مہم چلائی ہے، تو ہم تینوں کو، تین بندوں کو ٹھیکہ دیا ہے، ایک کا کام ہے گڑا کھودنا، دوسرے کا کام ہے اس میں درخت لگانا، تیسرے کا کام ہے مٹی بھرنا۔ تو اس نے کہا، درخت کیوں نہیں لگ رہا؟ اس نے کہا، وہ چھٹی پہ گیا ہوا ہے، جس بندے کا کام درخت لگانا ہے نا، تو ہم اپنی ڈیوٹی پوری کر رہے ہیں۔ تو میرا جب چار شادیوں کا بیان ہوتا ہے تو لوگ سنتے ہیں، جب حقوق کی بات ہوتی ہے تو اتفاق سے اس دن وہ چھٹی پہ گئے ہوئے ہوتے ہیں۔ سمجھ میں آ رہی ہے بات؟ اس دن وہ کہاں گئے ہوئے ہوتے ہیں؟ چھٹی پہ گئے ہوئے ہوتے ہیں۔ لہذا پھر وہ لانڈھی سے چل کے آتے ہیں، یوٹیوب پہ بیان سنا ہوتا ہے، اور پھر یہ کہہ رہے ہوتے ہیں، میں دو شادیاں کرنا چاہتا ہوں، ایک بیوی میرا سر دبائے گی اور پاؤں تک اس کے ہاتھ چونکہ پہنچتے نہیں ہے، لہذا پاؤں کے لیے میں نے دوسری بیوی رکھ لی۔ سمجھتے ہو؟ تو ہمارے نبی صلی اللہ علیہ وسلم نے کیا کیا؟ ہمارے نبی صلی اللہ، اچھا ایک اور بات ہے، صلی اللہ علیہ وسلم، ایک اور بات ہے، میں نوجوانوں کو جلد شادی کی ترغیب دیتا ہوں۔ بات بالکل درست ہے، 15 سال عمر ہے بلوغت کی، نکاح کی بھی یہی عمر ہے۔ تو جس دن 15 سال کی عمر کے لڑکوں کو نکاح کی ترغیب دیتا ہوں، اس دن وہ ہوتے ہیں، جس دن اس پر بیان کرتا ہوں کہ یہ اپنے خرچے پہ، ابا کے خرچے پہ نہیں ہے، اس دن وہ چھٹی پہ گئے ہوئے ہوتے ہیں۔ پھر ابا کو جا کے تنگ کرتے ہیں، ابا ہماری شادی کراؤ، آپ اسلام پہ عمل نہیں کرتے۔ بھائی ابا کے ذمے آپ کو کھلا پلا کے بڑا کرنا تھا، کر دیا انہوں نے، اب آپ اپنے خرچے پہ بیگم کو کھلائیں گے؟ خرچہ نہیں ہے تو جاب کرو، کچھ کرو یار۔ ہاں ابا پھر بھی تعاون نہ کریں، آپ اپنے خرچے پہ کر رہے ہو، پھر آپ ہمارے پاس شکایت لے کر آؤ، پھر ہم ابا سے کہیں گے، جب یہ اپنا کما رہا ہے، اپنے بیبا کو اپنے خرچے پہ کھلا رہے ہیں، تو پھر آپ کیوں رکاوٹ بن رہے ہو؟ پھر ہم اس کو باغی بنائیں گے ماں باپ کے خلاف۔ باغی سے مطلب اس چیز میں صرف، ویسے باغی نہیں ہے، نہیں، پھر اس میں ماں باپ کی نہیں ہے، پھر اللہ رسول کی ہے۔ تو بلکہ آپ صلی اللہ علیہ وسلم زمین پہ بیٹھ گئے اور برتن جمع کرنے لگے، اور صحابہ سے فرمایا، غارت امکم، تمہاری ماں کو غیرت آ گئی ہے، یعنی محبت میں کیا ہے یہ کام، اس کو یہ برداشت نہیں ہوا کہ میرے شوہر کی میرے پاس باری ہے تو سوکن مداخلت کر کے میرے میاں کی توجہ اپنی طرف کیوں لے کے جا رہی ہے، تو یہ غیرت ہے نا۔ ابے کیا ہو گیا، یہ غیرت کی بات ہے نا، کیسا اچھی لاجک تلاش کی اس کی، وہ یہ سب کچھ میری محبت میں ہو رہا ہے۔ محبت میں تو یار، محبت کبھی تمیز سے نہیں ہوتی، خوب سمجھ لو، محبت تمیز سے۔ ابا کا انتقال ہو گیا، آپ رو ہی نہیں رہے، آرام سے بیٹھے ہوئے ہر ایک سے مل رہے ہیں، لوگ کہہ رہے ہیں کہ یار وہ آپ کے والد صاحب کا انتقال ہوا، آپ تو نارمل ہیں، آپ کہہ یار یہ تو انتقال تو ایک نیچرل پروسیس ہے، سب نے مرنا ہے۔ تو ابا کبھی ایک سال سے وہ بستر پہ تھے، تو ڈاکٹر نے یہی ڈیٹ بتائی تھی مرنے کی، تو اسی ڈیٹ پہ انتقال ہوا ہے۔ تو آپ کہتے ہیں کہ آپ کو، وہ پوچھتا ہے کہ آپ کو تو رونا ہی نہیں آ رہا، نہ آپ کو کوئی غم چہرے سے نظر آ رہا ہے، تو آپ کو کیا محبت نہیں کہہ رہی؟ بہت زیادہ محبت تھی مجھ سے، خدا کی مجھ سے قسم اٹھوا لو، میں بہت محبت کرتا تھا۔ تو کہیں گے یار اگر محبت ہوتی نا، تو تھوڑے سے جذبات کچھ ایب نارملٹی نظر آ رہی ہوتی، کیا خیال ہے؟ عام روٹین سے ہٹ کے کچھ نارمل نہیں ہوتا، کچھ آڑا ترشا ہوتا، رو رہا ہوتا، ٹینشن میں ہوتا، نیند غائب ہوتی، یہ کیسی محبت ہے یار؟ یہ ایسی محبت ہے بتانے کے لیے قسم اٹھانی پڑ رہی ہے کہ خدا کی قسم مجھے اپنے ابا سے بولو محبت تھی۔ تو یہ کیا ہے یار؟ تو محبت جہاں ہوگی تبھی تو قرآن کہتا ہے، وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْ، بہت سے عیسائی ایسے ہیں کہ جب وہ اس کلام کو سنتے ہیں جو محمد صلی اللہ علیہ وسلم پہ نازل ہوا، اے مخاطب تو دیکھے گا ان کی آنکھوں سے آنسو نہیں، گویا آنسوؤں میں آنکھیں بہتی چلی جا رہی ہیں، اتنا روتے ہیں یہ اس خدا کی محبت میں. مما عرفوا من الحق، اس لیے کہ ان کو حق سمجھ میں آ جاتا ہے. تو جب اس کو محبت تھی تو برتن تو میرے بھائی ٹوٹیں گے. ایسی محبت نہیں ہوتی کہ برتن جڑنا شروع ہو جائیں، ٹھیک ہے نا. چونکہ سوکن نے حلوہ بھیجا ہے، تھینک یو ویری مچ، بہت بہت زبردست سوکن ہے ہماری، حلوہ بنا کے بھیجا بھائی، یہ تو بڑا خیال کرتی ہے. تو ایسا نہیں ہوتا محبت میں، تو اس طرح کا ہوتا ہے. تو ہمارے نبی نے اس کی بہترین لاجک تلاش کی آپ صلی اللہ علیہ وسلم نے. اب ایسا نہ ہو کہ جن آدمیوں کی دو دو تین دن بیوی ہیں وہ ان کی بیویاں برتن توڑنا شروع کر دیں، یہ تو ایک واقعہ ہو گیا نا، ہمیشہ ایسا ہی تھوڑی ہوتا رہا ہے. اگر کوئی خاتون برتن توڑے ہی نہیں برتن بھائی، پہلی بات تو یہ، اگر توڑ دیا ہے تو پھر اس کو سمجھانا چاہیے آئندہ نہیں توڑنا، ٹھیک ہے نا، بس اتنے جذبات کافی ہیں. تو ہمارے نبی نے جب دیکھا امی عائشہ کا غصہ ٹھنڈا ہوا تو آپ نے وہ برتن جوڑ کے ان کو دیا اور فرمایا کہ اس کے پیسے زینب کو ادا کر دینا، کیونکہ اسلام میں جب کسی چیز کا آپ نقصان پہنچائیں تو زمان بہرحال آپ پر واجب ہوتا ہے، چاہے یہ کام غیرت میں کیا ہو یا محبت میں کیا. محبت میں آ کے اتنی زور سے تھپڑ مار دیا آپ نے، غیرت میں اگلے کا پورا نشان پڑ گیا، تو علاج کے پیسے بھی کس کو دینے پڑیں گے؟ آپ کو دینے پڑیں گے. محبت میں بھی کریں یا نفرت میں کریں، چیز کی قیمت ادا کرنی پڑتی ہے. تو یہ جو اسٹائل ہے نا برداشت والا، یہ پیدا کرنا پڑے گا. تو پھر آپ چار شادیاں کریں اور یہ برداشت بھی پیدا کریں اور شادیاں بھی کریں، اس اسٹائل کے ساتھ کریں. اور یہ ضروری ہے، نہیں کریں گے تو عورتوں کا بیچاروں کا نقصان ہو رہا ہے بہت زیادہ. تو میں اپنی بات کو ختم کرتا ہوں، چند باتوں میں عزم کریں. انشاءاللہ زنا کے قریب ہم کبھی بھی نہیں جائیں گے. زنا کرنا دور کی بات، قریب کا مطلب وہ کام جو زنا کرواتا ہے، لڑکیوں سے باتیں، یونیورسٹیوں میں دوستیاں، بلا وجہ ان سے فری ہو رہے ہیں فیس بک پہ، یہ تمام چیزیں برائی کی طرف لے کے جاتی ہیں. ان تمام چیزوں کا بائیکاٹ کرنا ہے. اللہ نے آپ کو چار شادیوں کا آپشن دیا ہے، بھائی ہمیں زنا کے قریب جانے کی کیا ضرورت ہے یار؟ اور اللہ میاں نے اس کو آپ کو آزادی دی ہے، اس میں ابا بھی رکاوٹ نہیں بن سکتے. ابا رکاوٹ بنیں گے، اللہ کہتے ہیں میں نے اجازت دی، ابا کو اجازت دی ہے روکنے کی. اگر آپ اپنے خرچے پہ کر رہے ہو، ابا سو دفعہ روکیں. ہم تو ابا کے حقوق بہت بیان کرتے ہیں لیکن ابا کے حقوق کی بھی ایک لمٹ ہے. اللہ کہتے ہیں بھائی عورتیں میں نے پیدا کی، ان کی کہاں جائیں گی یہ بیچاری؟ اگر تم ابا سے ہی پوچھتے رہو گے، ابا تو روکیں گے. تو ابا جب روکا کریں، ابا کو کہا کریں ابا اگر آپ کے ابا آپ کو روکتے تو آپ میرے ابا بنتے کبھی کیا؟ ٹھیک ہے نا. تو جیسے آپ کے ابا نے آپ کو نہیں روکا اور آپ کو میرا ابا بنا دیا، تو مجھے بھی کسی کا ابا بننے دیں. جیسے ابا بننا آپ کا رائٹ ہے، میرا بھی رائٹ ہے. یہ اللہ نے حقوق بیان کیے. سمجھتے ہو کہ نہیں سمجھتے؟ زنا کے نکاح پیغمبروں کی سنت، زنا برے لوگوں کی عادت ہے. اور گرل فرینڈ کے بارے میں کوئی آپ کو آ کے بتایا کرے نا دوست کہ میری بھی گرل فرینڈ ہے اور آج اس کا فون آیا تھا، آپ بولیں یہ بھنگیوں والے کام تو نے کب سے شروع کر دیے. اس کو اپریشیٹ نہ کریں، ڈیگریڈ کریں اس کو، برا کام ہے، گندا کام ہے. آج کوئی بتا رہا ہوتا ہے میری گرل فرینڈ ہے تو حسرت سے نہ بیچارہ پگھلنا شروع ہو جاتا ہے، یار یہ کیا ہو گیا یار، ہمیں تو لفٹ ہی نہیں کراتا. فوراً بولا کریں یار تو سمجھدار آدمی تھا، یہ بھنگیوں والے کام اور خدا کی قسم یہ بھنگیوں والا کام ہے. یہ گدے گھوڑوں کے ہوتا ہے یہ سیٹ اپ. شادی انسانوں میں ہوتی ہے، گدے گھوڑوں میں شادی نہیں ہوتی، فزیکل ریلیشن ہوتا ہے. تو یہ لیونگ ریلیشن کا نام دے دیا اس گرل فرینڈ کو، ایک گندگی، یہ پلید عمل کو ایک اچھا سا نام دے دیا، لیونگ ریلیشن ہے ان کا، ساتھ رہتے ہیں. یہ کوئی ریلیشن نہیں ہے، اسلام اس ریلیشن کو نہیں مانتا. اسلام ایک ریلیشن عورت کے ساتھ مانتا ہے کہ وہ آپ کی بیوی ہو، آپ اس کے شوہر ہو. اس کے علاوہ کوئی عورت آپ کی ماں ہو سکتی ہے، بہن ہو سکتی ہے، بیٹی ہو سکتی ہے، اور کوئی رشتہ آپ کا اس عورت کے ساتھ نہیں ہے. بیوی بناؤ گے تو رشتہ بنے گا، ادروائز آپ کا اس کے ساتھ کوئی رشتہ نہیں ہے. سمجھتے ہو؟ تو یہ جملہ یاد رہے گا، جب بھی کوئی دوست آ کے کہا کرے میری گرل فرینڈ ہے، آپ بولو یار یہ بھنگیوں والے کام تو نے کب سے شروع کر دیے. اس کو غصہ تو آئے گا، آپ بولے گا یار ہے تو چماروں والے کام، گدے گھوڑے جو کام کرتے ہیں فزیکل ریلیشن. گرل فرینڈ ہوتی ہے تو فزیکل ریلیشن بھی شروع ہو جاتا ہے. تو نہیں ہوتا تو ہو جائے گا، اللہ نہ کرے آگے چل کے، ذریعہ تو بن گئے نا آپ. اور جو شادی کر رہا ہے نا تو اس کو تانے نہ دیا کریں کہ ابھی تیری عمر ہی کیا ہے تو شادی میں لگ گیا یار. بات سمجھ میں آ رہی ہے؟ یورپ میں، امریکہ میں 13-13 سال کی لڑکیاں پریگنٹ ہوتی ہیں، یہ بی بی سی کی رپورٹ ہے. 13-13 سال کی لڑکیاں، وہاں کوئی اس پہ آواز اٹھانے والا نہیں ہے. یہاں کوئی جلدی شادی کی بات کرے تو اس کو کہتے ہیں یار تم تو ایک سمجھدار آدمی ہے، تمہیں کیا ہو گیا تم نے یہ. میرا چھوٹا بھائی تھا نا، تو 22-23 سال کا ہوا تو اس نے گھر میں بات کی کہ میں نے شادی کرنی ہے. تو خاندان کے بعد افراد کہنے لگے اس کو کیا ضرورت ہے یار ابھی شادی کی، 22 سال کا تو ہے یہ. حالانکہ ہمارے لحاظ سے تو 22 سال بھی بہت بڑھاپے کی عمر ہے. اصل تو بالغ ہونے کے بعد ہے نا، لیکن وسائل نہیں ہوتے تو کوئی رشتہ ہی نہیں دے رہا ہوتا، تو اب وسائل آ گئے اس کی جاب لگ گئی، 22 سال میں کہہ رہا ہے کہ بھائی وہ میں نے شادی کرنی ہے، یہ مدرسے میں استاذ لگ گیا تھا، تنخواہ آنا شروع ہو گئی تھی، تو بہت سے کہ اس کو کیا ضرورت ہے، تو میرے پاس آئے گا اس کو ضرورت کیا ہے، میں نے کہا یہ اس سے پوچھیں اس کو ضرورت ہے کہ نہیں ہے، یہ میں تھوڑی فیصلہ کروں گا، فضول قسم کی باتیں یار، یہ سوسائٹی بتائے گی کہ کس کو ضرورت ہے، بھوک آپ کو لگ رہی ہے، آپ کا دل چاہ رہا ہے یار میں نے صبح کا ناشتہ کیا ہوا ہے، دوپہر کھانا بھی نہیں کھایا، چلو اب رات کو میں نہاری کھاتا ہوں، آپ نہاری اپنے خرچے پہ کھا رہے ہو، ابا کہہ رہے ہیں تجھے کیا ضرورت ہے یار، ماموں کہہ رہے ہیں تجھے کیا ضرورت ہے یار، کبھی کسی نے کہا، اگر کہے گا تو آپ بولیں گے بھائی مجھے جو ضرورت ہے وہ مجھے، میرا پیٹ ہے، بھوک مجھے لگ رہی ہے یار، آپ کو میں اپنے خرچے پہ کھا رہا ہوں، ابا بھائی آپ تو میرے حقوق کے محافظ بنو، آپ اگر اپنے خرچے پہ نہیں کھلا سکتے تو مجھے اپنے خرچے پہ تو کھانے دو نا، تو جیسے کھانا کھانا آپ کی باڈی کی ریکوائرمنٹ ہے، اسی طرح شادی کرنا بھی آپ کی روحانی نہیں بلکہ فزیکل ریکوائرمنٹ ہے، باڈی کی ریکوائرمنٹ ہے، سمجھ میں آ رہی ہے بات، باڈی تقاضا کرتی ہے، تو اس میں اگر آپ کر رہے ہو، آپ کا دوست کر رہا ہے، اپریشیٹ کرو یار زندہ باد، ہم تو فارغ آدمی ہیں، ہم تو فضول قسم کے ہیں، مفتی صاحب کے بیانات سن سن کے غیرت ہماری جاگنی نہیں، تو شیر کا بچہ ہے، زندہ باد، شاباش، پھر اگر دوسری کر رہا ہے اپنے خرچے پہ، دوسری کو الگ پورے حقوق دے رہا ہے، تو بھی اپریشیٹ کیا کرو، سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی، نکاح حوصلہ افزائی کے قابل ہے، زنا حوصلہ افزائی کے قابل نہیں ہے، سمجھتے ہو کہ نہیں سمجھتے، اب جلدی جلدی بات کو، ایک کام زنا کے کبھی قریب نہیں جانا، نمبر دو جو کہے کہ میری گرل فرینڈ ہے اسے کہنا بھنگی چمار والے کام تو نے کب سے شروع کر دیے، تیسرا نشے کے قریب مت جاؤ، اسلام میں ہر طرح کا نشہ کیا ہے، حرام ہے، ہم پتہ ہے جب کوئی گناہ کرتا ہے نا اللہ سب سے پہلا عذاب اس کو یہ دیتا ہے، اس کی زندگی سے سکون چھینتا ہے، کیونکہ وہ خوشی کے لیے کر رہا ہے، اللہ کہتے ہیں دو بوتل جب تک پیے گا نا اس وقت تو خوشی ہوگی، اس کے بعد خوشیاں تو اس سے ایسے چھینوں گا کہ تو ترسے گا خوشی کو، عیاش لوگوں میں خودکشی کا ریشو زیادہ ہے، جو نشے سے اور عیاشیوں سے بچتے ہیں ان کی وہ خوشی والی زندگی گزارتے ہیں، تو شراب کے کبھی بھی قریب نہیں جانا، یہ جو آئس وائس کے نشے آ رہے ہیں آج کل، میں تو حیران ہوں یار نشے کی وہ قسمیں آ گئی جو ہم نے کبھی سنی نہیں تھی، کوئی آئس لے رہا ہے، کوئی چرس پی رہا ہے، کوئی ہیروئن پی رہا ہے، کوئی پتہ نہیں کون کون سی چیزیں، اور لڑکیاں بھی پینا یونیورسٹی میں شروع کر دیا، وہ بھی الگ پی رہی ہے، بھائی اب بیگم سگریٹ پی رہی ہو، ہمیں تو عجیب سا لگتا ہے یار جب آپ کی شادی ہو ایسی وہ سگریٹ پی رہی ہے، ایکچولی میں ذرا سگریٹ پی لوں پھر آپ سے بات کرتی، یہ ہو کیا رہا ہے، اب جو یونیورسٹیوں میں لڑکیاں سگریٹ پی رہی ہیں تو شادی کے بعد پیئیں گی کہ نہیں پیئیں گی، تو یار یہ کیا ہو رہا ہے یار یہ سوسائٹی میں، تو بھائی توبہ کرو، گٹکے وٹکے کھانے کی چیز، کینسر سے میں نے اپنے کئی دوستوں کو مرتے ہوئے دیکھا ہے، اپنے بچپن کے دوستوں کو جو گٹکے کھاتے تھے کینسر سے مرے، چھوڑو ہمت کرو، ایک دفعہ جان چھوڑاؤ ان چیزوں سے، اور انٹرنیٹ پر بیہودہ چیزیں مت دیکھو، اور یہ جو ڈاکٹر کہتے ہیں نا یہ جو ہاتھ سے اپنی خواہش پوری کرتے ہیں، میڈیکل سائنس کہتی کچھ نہیں ہوتا، بالکل 100% جھوٹ ہے، یہ جو چیز نیچرل نہیں ہے وہ آپ کی صحت کو یقیناً نقصان پہنچائے گی، میڈیکل سائنس بدلتی رہتی ہے، آج ڈاکٹر کہہ رہے ہیں اس سے ٹینشن ختم ہو جاتی ہے، دیکھو لوط علیہ السلام کی قوم لڑکوں سے بتفیلی کرتی تھی، میڈیکلی کوئی نقصان تھا ان کو، کوئی ڈاکٹر اس وقت لیب میں ٹیسٹ کر کہہ رہے ہیں وہی خون ہے، کچھ بھی نقصان نہیں ہوا، بھائی بڑا نقصان کیا ہوا ان کو، کیونکہ نیچرل نہیں تھا، سب سے بڑا نقصان یہ ہوا کہ عورت کی طرف ان کی رغبت ختم، لوط علیہ السلام نے کہا نکاح کرو، انہوں نے کہا میں عورتوں میں رغبت ہی نہیں ہے، تو جو اپنے ہاتھ سے اپنی خواہش پوری کرنے کے عادی ہو جاتے ہیں، اور یہ کام ایک دفعہ نہیں ہوتا، جو کرتا ہے تو عادت پڑتی ہے، ان کو سب سے بڑا جو ان کے جو مینٹلی جو ان کا نقصان ہوتا ہے، جس طرح سے ایک اس برائی سے بچنے والا اپنی زوجہ سے سیٹسفائی ہوتا ہے، ہاتھ سے اپنی خواہش پوری کرنے والا اس طرح سے سیٹسفائی نہیں ہوتا، کیونکہ اس کے جو ہارمونز جو ایک پورا سیٹ اپ اللہ نے رکھا ہے نا، دیکھو جب کھانا سامنے آتا ہے، نہاری بن رہی ہے، نیمبو نک خوشبو آتی ہے، آپ کا میدا ایسڈ چھوڑنا شروع کرتا ہے، اس کے لیے تیار ہوتا ہے، پھر آپ کھانا نوالا بناتے ہو، پھر منہ میں چباتے ہو اس کو خوب رغبت کے ساتھ، پھر اس کو پیٹ میں اتارتے ہو، پورا ایک نیچرل پروسیس ہے نا، ڈائریکٹ آپ نے شاپر لا کے نہاری کا ٹھا کر کے منہ میں پھوڑ دیا کسی کے، تو میڈیکلی تو کچھ بھی نہیں ہو، ڈاکٹر کہیں گے ابھی بھی وہی کارب گیا ہے، وہی پروٹین گئے ہیں، میدے میں گئے ہیں، تو جب یہ عمل ہوتا چلا جائے گا تو آہستہ آہستہ آپ کے میدے کی سیٹنگ بھی آؤٹ ہوگی، سب سے زیادہ آؤٹ تو یہ کہ پھر چبا کے کھانا آپ کے ہضم، وہ سارا ایسڈ کا جو जो हार्मोन्स, जब भूख के हार्मोन्स होते हैं ना, वो सारे बुरी तरह डिस्टर्ब हो जाएंगे। तो आज लड़कों में ये बहुत ज्यादा हो गया है हाथ से अपनी ख्वाहिश पूरी करना, और डॉक्टर इसको प्रोमोट कर रहे हैं। तो ये गलत है, ये नुकसानदेह है आपकी सेहत के लिए। ठीक है, जो हकीम डराते हैं खतरनाक, वो वाले नुकसान नहीं है, लेकिन ऐसा भी नहीं है कि जैसे ये डॉक्टर लोग कह रहे हैं। ये कल रुझू करेंगे अपनी तहकीक से, और जब रुझू करेंगे तो आप के पास जो नुकसान हुआ है उसकी तलाफी का दरवाजा बंद हो चुका होगा। इस्लाम ने आपके पास अपनी ख्वाहिश पूरी करने के लिए बीवी के अलावा तमाम दरवाजे बंद कर दिए। वो नेचुरल है, तो नेचर पे रहो, नेचर से बगावत करने की डॉक्टरों के मशवरे पे कोशिश बोलो ना मत करो। कोई डॉक्टर मशवरा देता है ना कि टेंशन, आजकल हो रहा है ऐसे, डॉक्टर खुद लगा रहे लड़कों के धंधों पे। तो ये भी ऐसे ही है, वक्ती तौर पर इंसान रिलैक्स हो जाता है, उसके बाद फिर बार 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 बार, इसमें इतदाल है ही नहीं। तो मैं भी उसकी ज्यादा डिटेल में नहीं जाता। तो अगर किसी से गुनाह हो जाता है, क्योंकि जब इन चीजों की लत पड़ती है तो आराम से नहीं छूटती, तो छोड़ने की कोशिश तो करो मेरे भाई। फोश फिल्में देखने की आदत पड़ गई, इस तरह हाथ से आदत पड़ गई, तो कोशिश तो करो ना। अल्लाह कहते हैं जो मेरी तरफ एक बालिश आएगा मैं उसकी तरफ एक हाथ आऊंगा, जो चल के आएगा मैं दौड़ के। तो कैसे कोशिश होगी? आप ये इरादा करो कि हम ये गुनाह कभी भी नहीं करेंगे, और अगर अल्लाह ना करे शैतान ने करवा दिया, क्योंकि आदत पड़ती है तो आराम आराम से एक चीज छूटती है, करवा दिया तो हम अपने आप को सजा देंगे। वो सजा जुर्माने की शक्ल में हो सकती है, रोजे की शक्ल में हो सकती है। जब गलती हुई है उसके बदले में आपने बतौर सजा कोई नेकी बोलो ना करनी है, जिनसे बदनजरी नहीं छूटती। मैं कहता हूं जब भी किसी को देखो 50 रुपए सदका कर दो फौरन, एक बदनजरी के 50 रुपए तो अदा करो। नहीं, ये बात समझ में, जब 20 दफा देखेगा नेट पर और इधर उधर अंटियों को छेड़ेगा या देखेगा, तो 50-50 होके जब एक एक दिन में 1000-1000 रुपए निकलना शुरू होंगे, तो आदमी लोग भी कहेंगे तेरे बाप का फेरी का फोकड़ का पैसा है अभी तो अंटियों पे उड़ा रहा है तू। यही होगा ना, फिर अपना नस भी कहेगा यार ये कुछ ज्यादा हो गया। जिनकी आमदन महदूद है उनके लिए 1000 रुपए, जिनकी ज्यादा आमदन है उनके लिए तो 1 लाख रुपए भी कुछ नहीं है। तो अपनी आमदन के हिसाब से तो 1000 से किस पे आओगे, 500 पे आओगे। फिर आंटी जाएगी उसको देखने का दिल करेगा, आंटियां को आंटी कहना हराम है पाकिस्तान में। एक आदमी ने किसी खातून को कह दी आंटी, उसने कहा आंटी होगा तेरा बाप ना, तो आंटी नहीं, मैं तो मजाक से कह रहा हूं कोई भी। तो आपने जब 50 रुपए सदका किए तो फिर आप कहोगे यार ये 50 अब इस दफा में बचा लो। आहिस्ता आहिस्ता आपको गुनाह छोड़ने की आदत इंशाल्लाह बोलो ना पड़ेगी, कम हो जाएगा, फिर और कम होगा, 1 साल में 1.5 साल में 2 साल में खत्म हो जाएगा। जैसे गुनाह करते करते करने की आदत पड़ती है, छोड़ते छोड़ते छोड़ने की, कुछ करो तो सही, हिलो तो सही। और आखिरी बात, बल्कि दो बातें बस, एक नमाज की पाबंदी। जितने लोग यहां बैठे हैं अभी अजम करें फजर तकबीर उला के साथ मस्जिद में इंशाल्लाह हम पढ़ेंगे, क्योंकि इस्लाम में तौहीद के बाद नमाज से बड़ा हुक्म कोई नहीं। अल्लाह खिला रहे तो अल्लाह कहते हैं मेरे घर पे आके तुम्हें सजदा करना पड़ेगा। कुछ लोग आते हैं अल्लाह हर नमाज में ऐलान करवाते हैं हैया अलस्सलाह आ जाओ, हैया अलफलाह आ जाओ, ये ऐलानात हवा में तहलील होके खत्म हो रहे हैं। हम समझते हैं बस मौज़िन की ड्यूटी है, वो भाई ये अल्लाह क़यामत में हुज्जत तमाम करेगा कि जब से बालिग हुआ था ना उस वक्त से लेके मौत तक तू अजान सुनता रहा है, मैं तुझे याद दिलाता रहा और तू सुन सुन के सुन हो गया था तू, समझते हो। और आखिरी बात देखो, रिश्तेदारी जोड़ने का इस्लाम में हुक्म है, तोड़ना जायज नहीं है। रिश्तेदारों में सबसे बड़ा हक वालदैन का है, ये बड़ा खतरनाक रिश्ता है, इस हवाले से कि अगर ये हक आपने जाया किया तो बख्शिश के दरवाजे आप पर बंद हो जाएंगे। बूढ़े मां बाप को बोझ मत समझो, बूढ़े मां बाप को ये समझो कि अल्लाह ने जन्नत कमाने का बेहतरीन ऑप्शन दे दिया हमें। हदीस में आता है जिसको बूढ़े मां बाप मिले और उसने खिदमत करके अपने गुनाह माफ नहीं करवाए और जन्नत को अपने ऊपर लाजिम नहीं किया, उस पर अल्लाह की लानत है। यानी इतना बेहतरीन ऑप्शन उसे जाया कर दिया। हमें ऐसे वाकयात गैर मुस्लिमों में सुनने को मिले हैं जहां जहालत होती है। मैं मानता हूं सब नहीं ऐसा करते, मैं गांव गया वहां वाकया हुआ, मैं वो वाकया वीडियो में तो नहीं इस तरह से उस गांव का नाम लेके बयान कर सकता था, ऐसी चीजें में फिर बड़े मसाइल हो जाते हैं। अब तो किसी को क्या पता मैं किस गांव की बात कर रहा हूं। माँ बाप बूढ़े हो गए, बूढ़ा बाप है कई सालों से बिस्तर पे है, तो बच्चों ने खुद ही कोई जहर दे के मार दिया कि यार जान छूटे किसी काम का तो है नहीं। ये हो रहा है सोसाइटी में। अब अल्हम्दुलिल्लाह मेजोरिटी हमारे यहां ऐसी नहीं है, लेकिन आप अगर सर्वे करो तो पता नहीं, गोरों ने तो हल तलाश किया, बूढ़ा माँ बाप है, मारने की जरूरत नहीं है भाई, ओल्ड हाउस में जमा करा दो, गवर्नमेंट खुद ही पालेगी। तो आपने मेरे भाई क्या करना है, बूढ़े माँ बाप को बोझ बोलो ना नहीं समझना। आपने ये सोचना है कि मेरे पास जन्नत कमाने का बेहतरीन ऑप्शन, क्योंकि मरने तो सबने जाना है यार, तो यही बेहतरीन है। समझते हो कि नहीं समझते? तो ये चंद बातें हैं जिस पर हमें अमल करना पड़ेगा। अगर हम अमल करेंगे इसका मतलब हम मानते हैं कि खरबूजा खुद पैदा नहीं होता, इसको किसी ने हमारे लिए बनाया। जब खरबूजे खाया करें ना, मैं खरबूजे की मिसाल इसलिए नहीं देता कि मैं खरबूजे शौक से खाता हूं, खरबूजा बोलने में मजा बहुत आता है। आलू बोलो टमाटर बोलो मजा नहीं आता, जो खरबूजे बोलने में मजा है ना, कुछ चीजों में प्रोनाउंसिएशन बड़ी मजे की होती है, तो खरबूजा बोलने में मजा बहुत आता है, इसलिए मिसाल मैं खरबूजे की दे रहा होता हूं। और देखने में भी बड़ा अच्छा लगता है ना, ऐसे तो फूल का गुप्पा हो जाता है, फिर काटो तो फिर वो इतने सारे बीज निकलते हैं उसमें। तो कोई भी चीज खाओ तो सोचो भाई ये किसने दी है, अल्लाह ने दी है, तो हमें उन नेमतों के बारे में सवाल होगा। अल्लाह ताला समझने की अमल की तौफीक अता फरमाए। वक्त बहुत ज्यादा हो गया, 5 मिनट आपके पास है सवालात के लिए, क्योंकि टाइम बहुत लंबा बयान आज मैंने खींच लिया है। कोई सवाल किसी ने पूछना हो, कोई भी पूछ सकते हैं सवाल। जी जनाब, वालेकुम जी। हाँ, ये सवाल कर रहे हैं कि आपका यूरोप से सफर हुआ, बहुत से हमारे नौजवान यूरोप जाना चाहते हैं जॉब के लिए, वहां स्टे करने के लिए, तो आपका उनके बारे में क्या मशवरा है? भाई हमारे साथ आसिफ भाई बैठे हुए हैं, जिनके साथ हम, बल्कि इनके साथ मैं या मेरे साथ ये, इसमें फिर हम बहस करेंगे बाद में बैठकर, यूरोप गए थे, तो ये तो कारोबारी आदमी है, ये आपको ज्यादा अच्छा बता सकते हैं। मेरा ख्याल है इनका जो तज़िया है वो ये है कि जो यहां 1-1.5 लाख रुपए कमा रहा है उसको बाहर जाने की बिल्कुल भी जरूरत, बोलो ना नहीं, जो 1-1.5 लाख से कम है तो कोशिश करें यहीं 1-1.5 लाख हो जाए। नहीं हो रहे बिल्कुल ही, गैस बिजली का बिल ही अदा नहीं हो रहा, तो मरने से बेहतर है कहीं और निकल जाए भाई, तू वहां जाके मर, यहां कब्रिस्तानों में जगह। पापोश का कब्रिस्तान देखा आपने? एक एक कब्र से पता नहीं क्यामत के दिन कितने मुर्दे उठेंगे, फरिश्ते कहेंगे कि अब इंसानियत की आधी आबादी तो यहीं से पूरी हो गई है। तो मुर्दे के ऊपर मुर्दा, फिर वो गोरकन ये थोड़ा साइड पे लगा के दूसरा मुर्दा, पुराना वाला इस साइड पे किया, कुछ के गुर्दे बेच दिए, कुछ के घुटने बेच दिए, कुछ के ये बेच दिया, बेच बाज के पूरा मुर्दा भी एक कब्र में नहीं है। एक मुर्दा है गुर्दे उसके साथ टच हुए हुए किसी और मुर्दे के, अजीब सा पापोश के कब्रिस्तान में हिसाब। भाई गवर्नमेंट को जमीन तो दे लोगों को मुर्दे दफनाने के लिए यार, इतनी भी जिम्मेदारी पूरी नहीं कर रही तो क्या यार, मुल्क का हशर है। तो इसलिए 1-1.5 लाख अगर कोई कमा रहा है तो ना जाए, क्योंकि यहां 1 लाख में बरकत बहुत होगी, समझते हो? 1 लाख में 50,000 भी एक कमारे छड़े छाट जिसकी नई नई शादी, उसके 50,000 में भी आड़ा तिरछा करके गुजारा हो जाएगा। मुश्किल ही लग रहा है क्योंकि बिली इतना आ जाता है, तो यानी 50,000 कम कह दिया मेरे ख्याल है मैंने, हाँ 1 लाख रुपए तक हो, 50 में तो क्या करेगा वो बेचारा, बिल इतना 8-10 हजार तो फ्री फोकट का बिल आ रहा है, फिर गैस शॉर्ट हो रही है मार्केट से। अब रोजा रखना हो किसी ने सुबह, तो सहरी के वक्त में गैस ही नहीं है। आज मुझसे किसी ने पूछा, हजरत मैं रोजा रखना चाहता हूं तो सुबह गैस ही नहीं, क्या करूं? मैंने कहा रात को पकाओ, कह रहे रात को पका के सुबह खाएंगे, ठंडा हो जाएगा कैसे खाएंगे, तो कितने मसाइल खड़े हो गए। फिर सिलेंडर खरीदो, तो अब वो सिलेंडर खरीदने के 50,000 में पैसे कहां से? जिसकी आमदन 1 लाख से कम है और वो 1 लाख तक पहले कोशिश करे यहीं किसी तरह बढ़ाए, नहीं बढ़ा सकता तो पतली गली से निकल जाए वो, क्योंकि मरेगा कब्रिस्तान में जगह बोलो नहीं है। तो वहां जाके जिंदा रह लिया तो ठीक है, मर गया तो कमाऊ, वहां उनके पास स्पेस बहुत है, समझते हो? बहुत स्पेस है उनके पास मुर्दे दफनाने की। लेकिन जो 1 लाख से ऊपर कमा रहा है ना, ये पैसे वाला है, उसको बिल्कुल भी जरूरत नहीं है, क्योंकि जब आप वहां कमाते हो तो फिर वहीं के हिसाब से खर्चे भी होते हैं, वो बहुत महंगे हैं। महंगाई इतनी है कि वहां लोग कहते हैं जब तक बीवी भी नहीं कमाती, मर्द भी नहीं कमाता, तो फिर आगे बच्चों के बड़े मसाइल हैं, स्कूल में होमोसेक्सुअलिटी सिखाई जा रही है बच्चों को बाकायदा, तो आप अपने बच्चों को कैसे ये सब चीजें पढ़ाओगे भाई? फिर बच्चा बड़ा होकर कहेगा अब्बू मैंने वसीम से शादी करनी है, आप बोलोगे यार तू बातें किस किस्म की कर रहा है? वो कहेगा जिस किस्म के स्कूलों में पढ़ाया उसमें यही बातें सिखाई गई हमको। आपकी बहू आएगी, आपको पता नहीं चलेगा कि ये मेरी बहू है या मेरा बेटा इनके अब्बा का दामाद है, या बहू है, कुछ अजीब सी कंफ्यूजन है, एक लॉकेट से पता चलता है। दोनों आदमी होते हैं, जिसके लॉकेट है उसको उन्होंने बीवी फर्ज किया हुआ है कान में लॉकेट, जिसके नहीं है तो वो आदमी भाई, ऐसा अजीब सा सेटअप चल पड़ा है, अल्लाह की पनाह भाई। तो वो सेटअप वहां स्कूल में पढ़ाया जा रहा है, तो आप कैसे यानी चलोगे? तो वहां तो बेचारे मुसलमानों का सबसे बड़ा मसला यही था कि हम स्कूलों में बच्चों को ये पढ़ाया जा रहा है, स्कूल भेजना भी जरूरी है, तो क्या करें? तो मैं क्या कहता, क्या करें? मैं सब्र करें और क्या करें, रियासत के अगेंस्ट कौन जा सकता है, फिर हुकूमत और ही कुछ ना कर दे। तो ये है हिसाब किताब। अगर आप चाहते हैं कि आपकी बहू मेल हो ठीक है और वगैरह वगैरह, तो फिर देख लें। लेकिन बहरहाल कुछ फायदे भी हैं वहां पे। तो ये मेरा टॉपिक नहीं है, ये आप खुद फैसला करें जाने के नहीं जाना जनाब। जी देखें, ये सिर्फ ये इन्होंने सवाल पूछा है, मैं सवाल इसे दोहराता हूं कि रिकॉर्डिंग में फिर सवाल नहीं आता कि हनफी स्कूल ऑफ थॉट में औरत सजदा करेगी सिमट के, तो सिर्फ सजदा है या रुकू भी सिमट के, या वो मर्दों की तरह रुकू करेगी? तो सिर्फ हनफी में नहीं है, पूरी उम्मत का इजमा है ये, समझते हैं? इमाम अबू हनीफा, इमाम मालिक, इमाम शाफी, इमाम अहमद इब्न हंबल, यहां तक के 150-200 साल पुराने जो अहले हदीस थे हिंदुस्तान में, वो सबका इजमा इस पर कि औरत सिमट के नमाज पढ़ेगी, रुकू में भी सिमटेगी, सजदे में भी सिमटेगी, क्याम में भी सिमटेगी। ये मसला बाद में पैदा किया गया है। सऊदी अरब के शेख बिन बाज रहमहुल्लाह बड़े आलिम थे, सलफी मकतब थे, तो असल में हम्बली, लेकिन कुछ चीजों में उन्होंने खुरूज किया। तो ये उनका फतवा था कि औरत जो है ना सिमट के नमाज नहीं पड़ेगी, वहां से ही फतवा फैला, फिर हमारे अहले हदीसों ने भी ले लिया। तो ये पूरी उम्मत का सदियों से इजमा चला रहा है, इजमा से बढ़कर कोई दलील नहीं होती। तो वो जो हदीस में आता है कि जो है सिमट के सरदा ना करो, उससे मुराद मर्दों को खिताब है, औरत खुद बहुत पर्दे का अहकाम है। तो ये चारों मकातिब फिक्र में है कि औरत सिमट के नमाज पढ़ेगी। समझते हैं कि नहीं समझते? इमाम बुखारी ने अपनी किताब में एक ताबिया का जिक्र किया है जो मर्दों की तरह नमाज पढ़ती थी, इससे पता चलता है कि बाकी सारी कैसी थी, वो सिमट के पढ़ती थी, औरतों की तरह पढ़ती थी। वरना इमाम बुखारी ये कहते ना कि ये मदीना मक्का में सब औरतों की औरतें मर्दों की तरह ही पढ़ रही हैं, तो उनको एक मिली तो इसका मतलब बाकी सारी सिमट के नमाज पढ़ती थी। हाँ, रुकू भी ऐसे मर्दों की तरह सीधा होके नहीं, बस जितना हल्का सा रुकू करेंगी, थोड़ा सा झुकेंगी, ताकि जिस्म सिमटा रहे ना। इस पर मेरे क्लिप मौजूद हैं काफी, इस पर मैं बात कर चुका हूं इस मौजू पर। जी हाँ जी हाँ, भाई का सवाल यह है कि तौरात, इंजील, जबूर और ये सब आसमानी किताबें थीं, तो जब ये आसमानी किताबें थीं तो जो इनको फॉलो करते थे वो कहां जाएंगे, जन्नत में जाएंगे कि नहीं जाएंगे? दूसरा, जब ये आसमानी किताबें थीं तो अल्लाह एक ही किताब नाजिल कर देता, अल्लाह को उसको दोबारा नाजिल करने की क्या जरूरत थी? ये सवाल है भाई का। देखें, जो अपने जमाने में तौरात इंजील को फॉलो करते थे वो यकीनन जन्नत में जाएंगे, क्योंकि कुरान कह रहा है इन्ना अंजलना तौरात फीहा हुदा व नूर, हमने तौरात को नाजिल किया जिसमें गाइडेंस थी, हिदायत और रोशनी थी। यहकुम बिहन नबी यून, जो पैगंबर थे वो तौरात पे फैसला करते थे, वर रब्बानी यून, और जो भी अल्लाह वाले लोग थे। तो जब तक तौरात अल्लाह ने नाजिल की, फिर ईसा अलैहि सलाम को भी तौरात ही का पाबंद बनाया, चंद हकाम चेंज किए इंजील में, बाकी वो हजरत ईसा की शरीयत भी वही थी जो मूसा अलैहि सलाम की थी, उसमें चेंजिंग थोड़ी बहुत हुई है, ज्यादा नहीं थी। तो एक सेकंड, भाई का जवाब दे दूं ना। तो जब तक वो किताबें थीं तो उनको फॉलो करने वाले ही बरहक थे। जब कुरान दुनिया में आया है, एक तो आया क्यों है, इसलिए कि उन किताबों में चेंजिंग हुई है, तहरीफ हुई है। इसकी सबसे बड़ी दलील ये कि आज बाइबल के बहुत सारे नुस्खे मिलते हैं आपको जो एक दूसरे से बिल्कुल मुतजाद है, टकराव है उनमें, तौरात में भी ऐसा ही है। तो उन किताबों की हिफाजत नहीं हुई, उन मजहबों की हिफाजत, उनकी तालीमात को उनको लोगों ने भुला दिया। तो इसलिए अल्लाह ताला ने जब भी जदीद पैगम्बर भेजते हैं ना, उसी वक्त भेजते हैं जब पिछले पैगम्बर की तालीमात खत्म हो जाती हैं, तो फिर अल्लाह जदीद पैगम्बर को भेजते हैं। तो इसलिए अल्लाह ने फिर आखिर में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भेजा और आपको ये बता दिया कि ये लास्ट मैसेंजर ऑफ गॉड है, और अब ये कुरान तहरीफ नहीं हो सकेगी और क्यामत तक ये दीन महफूज रहेगा। ये सब चीजों के अल्लाह ने वादे किए, और 1400 साल गुजरने के बाद भी हम अल्लाह के वादे को अपनी आंखों से देख रहे हैं, वरना इतना लंबा कोई मजहब चला नहीं है। تو جب اسلام دنیا میں آ گیا, نبی صلی اللہ علیہ وسلم دنیا میں آ گئے, قرآن آیا, اور میں نے جو بیان میں شروع میں آیت پڑھی تھی اس میں یہی ہے کہ اللہ نے اس قرآن میں کہہ دیا کہ اب اسلام کے دنیا میں آنے کے بعد جو اسلام کے علاوہ کسی بھی دین کو فالو کرے گا آخرت میں خسارے میں ہوگا, یہ اللہ نے اعلان کر دیا. اب یہ ایک سوال ہوتا ہے کہ اللہ اسی تورات ہی کی حفاظت کر لیتا اور اس کو چینج ہونے سے بچا لیتا. تو بات یہ ہے کہ دیکھیں جیسے جیسے زمانہ بدلتا ہے نا احکام بھی بدلتے ہیں. تورات کے احکام اس زمانے کے لحاظ سے سوٹیبل تھے, جب زمانہ چینج ہو گیا بدل گیا تو اللہ تعالیٰ نے پیغمبر بھی دوسرے بھیجے اور احکام بھی چینج کیے. بائبل میں کچھ احکام ایسے ہیں جو تورات سے چینج ہیں, پھر قرآن میں کچھ احکام ایسے ہیں جو تورات اور انجیل سے چینج ہیں. تو اس کی وجہ یہی ہے کہ جب آخری پیغمبر اللہ نے بھیجا تو احکامات میں ایسی تبدیلی کی ہے جو قیامت تک کے لیے چل سکے. مثال کے طور پر ایک مثال دے دیتا ہوں, تورات اور انجیل میں شادیوں پر کوئی پابندی نہیں, 4000 بیویاں بھی رکھ سکتے ہیں, اس زمانے میں یہ چل سکتا تھا, لیکن اسلام نے آ کے 4 میں باؤنڈ کر دیا کہ 4 سے زیادہ کی آپ کو اجازت نہیں ہے. کیوں؟ قیامت تک کے لیے جب ایک قانون سازی ہو رہی ہے نا تو اس میں ایسا ضابطہ ہونا چاہیے کہ مثال کے طور پر اگر 4 سے زیادہ کی اجازت ہوتی تو کروڑ پتی لوگ 400 بیویاں رکھ لیتے اور میرے اور آپ جیسے غریبوں کے حصے میں ایک بھی بولو نا نہیں آتی. تو اسلام نے محدود کیا نا, تو یہ چینجنگ ضروری تھی, اس زمانے میں ضروری نہیں تھی. تو اس طرح کے بہت سارے احکام ہیں جو اللہ نے چینج کیے, طلاق کے احکام, وراثت کے احکام, نمازیں 5 فرض کر دی پہلے کم تھیں, تو یہ زمانے کے لحاظ سے اللہ تعالی نے چینجنگ کیا, لیکن اس میں بتا دیا کہ اب اس میں چینجنگ نہیں ہوئی, قیامت تک چلے گا. اور 1400 سال کے میں کتنی سائنسی ترقی ہوئی, عروج و زوال ہوا, اب تک چل رہا ہے وہ, تو اب تھوڑا ہی ٹائم رہ گیا قیامت میں میرا خیال ہے. جی جناب, یہ بھائی کچھ پوچھ رہے تھے. بہترین بات کی آپ نے, یہ پورا بیان میرا اسی پر تھا. کہہ رہے ہیں لبرلزم بہت پھیل رہا ہے, لوگوں نے اب حقوق العباد کو زیادہ فوکس کیا ہے, حقوق اللہ کو سائڈ پہ لگا دیا. بالکل بات, یہ جو لبرل لوگ ہیں نا یہ ایک بات کرتے ہیں, کہتے ہیں انسانیت پہلے ہے مذہب بعد میں. یہ نعرہ دیکھنے میں بڑا اچھا ہے, اصل میں اس نعرے کے پیچھے پتہ ہے کیا مسئلہ ہے؟ اس نعرے کا مطلب یہ ہے کہ خالق اور مخلوق کا رشتہ بعد میں ہے, مخلوق کا آپس کا رشتہ پہلے. یہ ایسا ہی ہے جیسے کوئی کہے بہن بھائیوں کے حقوق ایک دوسرے پر پہلے ہے, ابا اما کے بعد میں جو پیدائش کا ذریعہ بنے. تو خدا کو اتنے خوبصورت طریقے سے بیچ سے نکالا گیا مذہب کا لیبل لگا کے, کہ مذہب تو بعد میں ہے, پہلے تو انسان ہے. ایسا نہیں ہے بھائی, مذہب پہلے ہے خدا. مذہب کا نام مطلب کیا ہے؟ خدا کے حقوق. تو خدا پہلے ہے, وہ تھا تو اس نے پیدا کیا نا ہمیں اپنے ارادے سے. تو اس لیے خالق مخلوق کا رشتہ پہلے ہے اور مخلوق کا آپس میں بعد میں. اور آپ اس کانسیپٹ کو مانتے ہو تو مخلوق کے حقوق زیادہ اچھے طریقے سے ادا کرتے ہو آپ. یہ لبرل لوگ جو مخلوق اور حقوق العباد کی بات کرتے ہیں نا, لبرلزم میں جو جتنا آگے ابا اما کے ساتھ اتنا ہی بدسلوکی کر رہا ہے وہ, اور جو جتنا مذہبی ہوگا ابا اما کے ساتھ اتنا ہی اچھا سلوک کرے گا وہ. تو حقوق العباد تو مذہبی لوگ, زکاتیں کون نکالتا ہے؟ لبرل لوگ نکالتے ہیں, مذہبی لوگ نکالتے ہیں. قربانی پہ کروڑوں روپے کے جانور ذبح کر کے اتنا غریبوں کو مذہبی لبرل لوگ کھلاتے ہیں, مذہبی لوگ کھلاتے ہیں. آخر میں ایک مثال ایسی دوں گا جو بڑی خاندانی. عورت کے حقوق لبرل لوگ زیادہ ادا کرتے ہیں یا مذہبی لوگ؟ نہیں یقین آتا, آپ آ جاؤ ہم سے کبھی چھاؤں میں ملو, آ کے ہم بتائیں گے ہم کتنا خرچہ کر رہے ہیں بیگمات کو اور بچوں کو رکھ کے. مذہبی آدمی کہے گا عورت نہیں کمائے گی, مرد کما کے بیوی کو کھلائے گا, اس کے بچوں کو بھی کھلائے گا, گیس بجلی کا بل بھی دے گا, بچوں کے اسکول کی فیسیں بھی ادا کرے گا, اس کی ڈلیوری کا خرچہ بھی, بچوں کی پھر شادیوں کی ٹینشن, بچوں کی ایجوکیشن, ساری ٹینشنیں کس پہ ڈال دیں مذہبی لوگوں نے؟ مرد پہ ڈال دیں. لبرل لوگوں نے کہا کہ گرل فرینڈ بھی چائے اپنے خرچے پہ پیے گی, بیوی تو دور کی بات, اور بوائے فرینڈ بھی اپنے خرچے پہ. آپ جاؤ جو ذرا زیادہ آپ, یہ تو غریب قسم کے لبرل ہیں ہمارے ہاں جو گرل فرینڈ کو اپنے خرچے پہ چائے پی, غریبوں والی گرل فرینڈیں ہیں. وہ ایک آدمی ہوٹل پہ گیا گرل فرینڈ کو لے کے, کہتا ہے اللہ کے نام پہ 2 دودھ پتی دے دو. اس نے کہا دوسری کس کے لیے کہہ رہے؟ گرل فرینڈ کے لیے, ایک میرے لیے. تو ہوٹل والے نے کہا کمبخت, جب تو اتنا غریب ہے تو گرل فرینڈ رکھی کیوں ہے؟ کہہ رہا غریب ہو کے نہیں رکھی, رکھ کے غریب ہوا ہوں, ساری دولت پی گئی ہے وہ. تو یہ تو غریبوں کی گرل فرینڈ ہیں جن میں 5 روپے کا بیلنس ڈال دیا 1000 کا, یہ غریبوں کا کام ہے. جو مالدار گرل فرینڈ ایسے ہی وہ چھچور بنا ہے. یہ مالداروں کی جو گرل فرینڈ لبرلزم میں بہت آگے, ان کی گرل فرینڈ اپنا خرچہ کر, بھائی میرے پاس ٹائم نہیں ہے. سمجھتے ہو کہ نہیں سمجھتے؟ तुझे मैं अच्छा लगता हूं तो ये तेरा हेडेक है, ये मेरा हेडेक नहीं है। तो अगर मुझे तू अच्छी लग रही है तो तुझे भी तो मैं ही अच्छा लग रहा हूं ना, तो तू अपना खर्चा करेगी, मैं बैलेंस, मैं जब तुझसे बात करूंगा अपने 1000 का बैलेंस मैं डालूंगा, जब तूने बात करनी तो अपने मोबाइल में तो खुद बैलेंस डालेगी। तो हुकूक का लेबल तो बड़ा लगा हुआ है लेकिन हुकूक मार्केट से शॉर्ट है। हुकूक मजहबी लोग ही अदा करते हैं मेरे भाई, अब्बा को मानते हैं, अम्मा को मानते हैं, टीचर को मानते हैं, उस्तादों का एहतराम है, बहन भाइयों का एहतराम है, बहुत सारे हुकूक की एक लंबी चौड़ी फहरिस्त है जो लिबरल लोगों के यहां बिल्कुल भी नहीं है। चलो भाई, जी बेहतरीन बात की आपने, कह रहे हैं अदालती खुला जब शरण का लदम है, ज्यादातर 100% नहीं, बास केसेस में वो मोतबर भी होता है लेकिन ज्यादातर तो कलदम ही है, कोई भी औरत पहुंच जाए अदालत खुला की डिग्री पकड़ा देती है उसको। तो हजरत मुफ्ती तकी उस्मानी साहब उसके खिलाफ आवाज क्यों नहीं उठाते, उलमा का मुत्तफिका फतवा क्यों शामिल नहीं करते। देखें हजरत मुफ्ती तकी उस्मानी साहब जब शरीयत कोर्ट में थे, जज थे, तो उस वक्त जितने शरीयत के खिलाफ केसेस आए उन्होंने वो तब्दील करवा दिए। अब वो कानूनी तौर पर उनकी हैसियत नहीं है, अब हैसियत है इस्लामी नजरियाती कौंसिल की। अब ये इस्लामी नजरियाती कौंसिल की जिम्मेदारी है, मुफ्ती तकी साहब तो फतवा तो दे देते हैं कि कलदम है, तो अब कोर्ट थोड़ी उनके फतवा, कोर्ट का तो एक प्रोसेस है ना, सबसे पहले आवाज उठाएगी इस्लामी नजरियाती कौंसिल। इस्लामी नजरियाती कौंसिल खामोश बैठी हुई है। हमने बार दफा अपना पैगाम पहुंचाने की कोशिश की, यार तुम इस पे आवाज उठाओ, लेकिन आवाज नहीं उठा रही। दूसरा ये जिम्मेदारी है सियासी मजहबी तंजीमों की, जमात इस्लामी की जिम्मेदारी है और JUI की जिम्मेदारी है कि वो इसके खिलाफ आवाज उठाएं। मुझे नहीं लगता कि वो ऐसी भरपूर आवाज उठा रहे हैं, समझते हैं। तो हमारे यहां सियासत में देखा जाता है कि अवाम हमसे क्या चाहती है, अवाम जो चाहती है हम वो करना शुरू कर देते हैं, उसी पे आमतौर पर वोट मिलते हैं। तो आमतौर पर, लेकिन दोनों तंजीमों में अच्छे लोग भी हैं, मैं नहीं कह रहा कि सारे गलत हैं, लेकिन कुछ जो हमें नजर आ रहा है मेजॉरिटी यही है कि भाई अवाम के मसले हल नहीं करने, अवाम ने जिसको मसला बनाया हुआ है उसको मसला बना के पेश कर रहे हैं ताकि अवाम का हमारे पास क्राउड आए। तो बजाहिर ऐसा लगता है कि ऐसा हो रहा है मार्केट में, वरना ये तो पूरा खानदानी निजाम ऐसा वाट लगने वाली है ना अदालती कोर्ट, अभी तो लोगों को पता नहीं है, ऐसा ऐसा फैल रहा है, ऐसी वाट लगने वाली है। आपकी एक चीज बीवी थी वो भी आपके हाथ से गई, पहले मर्द को पता होता यार जब तक मैं नहीं छोड़ूंगा ये मेरी रहेगी, अब मर्द को पता है कि यार ये जितनी ये कोई मेरी वेरी नहीं है, जब तक ये रहना चाहे रह सकती है, वरना पर्स उठाए अदालत से खुला लिया और वसीम से शादी करके, भाई वसीम बैठे हो तो माजरत, निकल ली। अब ये हो रहा है मार्केट में, तो वो नतीजा यही निकलेगा कि मर्द शादियां करना छोड़ देंगे, यार क्या भरोसा यार मैं इस पर खर्च करूं, इसको प्रॉपर्टी दूं, आज मैंने प्रॉपर्टी दी पता चला कल ये पतली गली से कोई मर्द देगा, हमारे यहां तो पूरे पूरे घर बीवियों के नाम कर देते हैं, अब नहीं करेगा वो भाई, कल प्लॉट दिया निकल ली वहां से, बच्चे भी पैदा नहीं करेगा आदमी, कहेगा यार दो बच्चे, क्योंकि खुला के बाद बच्चे औरत ही को मिलते हैं, ना बच्चों पर एतमाद रहा कि बच्चे भी किसी वक्त मार्केट से शार्ट हो सकते हैं बेगम भी, तो फिर मर्द कहेगा अपनी जिनसी ख्वाहिशात पूरी करो, इसको ज्यादा फ्री कराने की कोशिश, वही गर्लफ्रेंड में जो होता है ना वही सेटअप हो जाएगा, ये बस जितना मजे उड़ा सकते हो उड़ाओ, बाकी ज्यादा फ्री होने की कोशिश मत करो, फ्यूचर में इस अदालती खुला का ये रिजल्ट निकलने वाला है, समझते हो। चलो भाई, यार हजरत मुफ्ती तकी साहब सारी जिंदगी बहुत से मसाइल पे लड़ते रहे हैं, अब वो बेचारे एजड हो गए हैं, उनको छोड़ दें, कुछ हम भी तो करें ना काम। इस्लामी नजरियाती कौंसिल पे आप लोग सोशल मीडिया पे आवाज उठाएं आप, क्या मैं इस अदालती खुला को नहीं मानते, भर खुदा की कसम सोशल मीडिया की इतनी पावर है कि मैं आपको क्या बताऊं। मैंने जब LGBT पे उठाई ना आवाज, तो जमात इस्लामी के सेनेटर मुझसे मिले, कतर में मुलाकात हुई, मैं भी कनेक्टेड फ्लाइट से आ रहा था, उन्होंने कहा कि आपने जब सोशल मीडिया पे आवाज उठाई और फिर लोगों ने इसके खिलाफ इससे असेंबली में हलचल मची है, तो ये ऐसा नहीं होता कि ये सोशल मीडिया, वो गवर्नमेंट देख रही होती यार, सब चुपचाप करके बैठे हुए हैं तो ठीक है, ये मौलवियों का मसला है, तो मौलवी भी आवाज नहीं उठा रहे, तो आप भरपूर तरीके से सोशल मीडिया पे आवाज उठाओ कि हम इस अदालती खुला को नहीं मानते, जज अपनी बीवी को तलाक दे सकता है, हमारी बीवी को तलाक नहीं दे सकता, समझते हो कि नहीं समझते, दागा देखा ना। चलो जी नहीं नहीं नहीं, नहीं। देखें तबलीग वाले ये कहते हैं कि हमारा काम मेहनत कुरान की कि जो जिसमें चाहत होती है या अल्लाह देखते हैं ना कि कौन चाहता है तो उसको हिदायत देते हैं, जो नहीं चाहता उसके दिलों पे अल्लाह मोहर लगा दे। तो ये दोनों चीजें एक दूसरे से अलग अलग नहीं है कि जबरदस्ती अल्लाह हिदायत पे ले आते हो या जबरदस्ती किसी को गुमराह कर देते हो। तो अल्लाह की तौफीक का मतलब ये कि अल्लाह उसके लिए असबाब पैदा कर देते हैं और उसके लिए हिदायत को आसान बना देते हैं। अच्छा भाई मेरा ख्याल है काफी हो गया, कर्गिस्तान से जमात आई भी है, माशाल्लाह माशाल्लाह। चले भाई आप कैमरे के सामने ना आया करो ना, उधर ही ना करो फिर लोग डर जाते हैं गने देख के। चले मैं मुख्तसर दुआ कर लें, बहुत लंबा बयान हो गया। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वल आकिबतु लिल मुत्तकीन वस्सलातु वस्सलामु अला रसूलिल करीम व अला आलिही व सहाबी अजमईन। اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين।